بہت بہت شکریہ بھائی نیویل، میرے بیش قیمت دوستوں، شب بخیر۔ آج رات دوبارہ واپس اپنے خداوند خدا کی عبادت میں آنا بہت اچھا ہے۔ یہ سامعین ہے، یہ ہے، او جی ہاں، یہ اچھا ہے۔ آج صبح میں نے آپ کو کافی دیر روکے رکھا، جب تک میں نے محسوس نہ کر لیا کہ ایسے تو یقیناً جلد ہی رات ہو جائے گی۔ میرے خدایا، یہ کتنا دردناک تھا، اور پھر کھڑے رہنا، اور آج رات بھی ایسا ہی ہے۔ لیکن یہ کافی عرصے تک نہیں ہوگا، بلکہ ہمارے پاس آپ کے لیے مزید جگہ ہوگی۔ دیکھیں، جیسے ہی چرچ مکمل ہو جائے گا۔ نہیں، آج رات ہمارا منصوبہ زیادہ دیر رکنے کا نہیں ہے، مگر کل رات ہم تھوڑی دیر زیادہ رکنے کا منصوبہ بنا رہے ہیں۔ کل رات اگر آپ میں سے کچھ یہاں آ سکیں، کیونکہ کل رات ہم خداوند میں عظیم وقت کی توقع کر رہے ہیں۔ کل رات یہاں کچھ اچھے لوگ ہوں گے اور ہم سب کے پاس وقت ہوگا۔
میں نے آپ سے کچھ پوچھنے کی درخواست کی تھی، میں آپ کو بتانا بھول گیا تھا، مگر یہاں پر بہت سارے لوگ کہتے ہیں کہ آپ ہمیشہ جلد ہی عبادت کا اختتام کرنے کا کہتے ہیں، لیکن کل رات آپ جتنا بھی وقت لینا چاہے لے سکتے ہیں، 7 بجے سے 12 بجے تک، جتنا آپ کا دل چاہے وقت لیں۔ اب یہی بات سامعین نے مجھ سے پوچھی اور میں نے آپ کو بتا دی ہے، اگر آپ ایسا نہیں چاہتے تو لہٰذا آپ اس کی وضاحت ان کو بتا دیں۔
کل آدھی رات کو ہم پاکشا لینے جا رہے ہیں، مجھے یقین ہے کہ آپ اسے ہمارے ساتھ لینا پسند کریں گے، جبکہ باقی دنیا شور و گل اور چیخو پکار اور شراب نوشی اور وغیرہ وغیرہ کر رہے ہوتے ہیں، لیکن ہم اپنے سروں کو بڑے ہی احترام سے خدا کے لیے جھکائیں گے اور پاکشا لیں گے، اور سال کا آغاز خدا کی حضوری میں اپنی دلی درخواست کے ساتھ اس کے لیے مخصوص کرتے ہوئے کریں گے، اور ہم کافی پر یقین ہیں کہ کل رات یہاں اچھے مناد ہوں گے۔ کچھ اچھے، ایک اچھے مناد بھائی پولمن جارجیا سے ہیں، بھائی جونیئر جیکسن کل رات یہاں ہوں گے، بھائی بیلر، بھائی نیول، او میرے خدایا، او فقط ایک کے بعد ایک ہے۔ خدا کے اعلیٰ لوگ یہاں ہوں گے، بھائی ویلبر کولنز اور دیگر بھائی جو ہمیں عظیم پیغامات دے رہے ہیں، اور ہو سکتا ہے کہ دوسرے بھی آئے، بس ہم کل رات ایک عظیم وقت کی توقع کر رہے ہیں۔ اب دیکھیں، میری بیوی نے کہا تھا، آپ نے یہ نہیں کہنا، لیکن مجھے کسی طرح بھی یہ کہنا ہی ہے۔ مجھے افسوس ہے کہ آج صبح میں نے امپائر کی جگہ امپائر کہا۔ بلی وہاں پیچھے بیٹھا ہوا بولا، وہ جا رہا ہے۔ میں نے کہا امپائر، اس کے پاس امپائر ہونا چاہیے، جبکہ میرا مطلب امپائر تھا۔ میں نے ڈچ لوگوں کی زبان میں کہہ دیا، آپ کو پتا ہے، اور جو میں نے کہا اسے مت لے، مگر جو میرا مطلب ہے اسے لے لے۔ میں نے کہا، میں نے سوچا کہ یہ اتنے سالوں کے بعد تو مجھے سمجھ ہی گئے ہیں۔ اس کے متعلق آپ جانتے ہیں، اس ممبر پر کھڑے ہوئے مجھے 30 برس گزر گئے ہیں، اس ٹیبرنیکل میں 30 برس ہو گئے ہیں، آپ کو تو مجھے جان جانا چاہیے، کیا نہیں جاننا چاہیے؟ او میرے خدایا، میری تعلیم یقیناً محدود ہے، لیکن میں جانتا ہوں کہ میں بات نہیں کر سکتا، لیکن میں خداوند کی سچائی کے لیے شور مچاتا ہوں۔ اور بھائی، میں یقین کرتا ہوں کہ وہ ڈاکٹر لمزہ تھے، لمزہ بائبل والے، جو کہ ترجمہ کر رہے تھے، کہا، ایک مرتبہ میں بول رہا تھا اور مجھے نہیں معلوم تھا کہ وہ وہاں تھے، اور وہ وہاں آئے اور اوریم اور تمیم کے بارے میں بات کر رہے تھے اور اسی روشنی کے لیے بول رہے تھے، اور انہوں نے کہا، آج لوگوں کے ساتھ کیا مسئلہ ہے؟ اور میں نے کہا، بلکہ انہوں نے کہا، سبب یہ ہے کہ ترجمہ کرنے والے لوگ بائبل کا درست ترجمہ نہیں کر پائے، کیونکہ مترجم اعلیٰ یہودی زبان میں ترجمہ کرنے کی کوشش کرتے رہے ہیں، مگر یسوع عام لوگوں کی زبان میں بولتے تھے، جیسے کہ عام گلیوں میں بولنے والے لوگ ہوتے ہیں۔ اور آپ جانتے ہیں کہ لوکا میں لکھا ہے کہ عام لوگوں نے خوشی سے اس کی سنی، وہ ان کی زبان میں بولا۔ میں یقین کرتا ہوں اب بھی ویسا ہی ہے، ہم خداوند کے لیے خوش ہیں۔ اب میں جانتا ہوں، میں ان خواتین کو دیکھ رہا ہوں جو ادھر ادھر کھڑی ہیں، اور ان بھائیوں کو بھی کھڑے دیکھنا اچھا نہیں لگ رہا، ان لڑکے لڑکیوں اور خواتین اور وغیرہ وغیرہ کو جو کہ دیواروں کے ساتھ کھڑے ہوئے ہیں، اور یہ چھوٹے بچے بھی ہیں، کیونکہ ہمارے پاس بیٹھنے کے لیے زیادہ جگہ نہیں ہے۔ بس ہم دعا گو ہیں کہ اگلی بار جب ہم عبادت کریں، کچھ عرصے کے بعد، یعنی اس ہفتے کے بعد، آپ جانتے ہیں، اگلی چیز جتنا کہ ہم جانتے ہیں، وہ 7 مورے ہیں، اور خداوند کی مرضی سے جیسے ہی چرچ تعمیر ہو جائے گا ہم جلد از جلد انہیں شروع کریں گے، بس ہم اس میں آ سکتے ہیں، ہم اسے دوبارہ مخصوص کریں گے اور ہو سکتا ہے پھر ہم ایک سے دو یا تین ہفتوں کی عبادت کریں۔ اب دیکھیں یہ سات موروں کی عبادت ہوگی، اس لیے ہم اس وقت کے دوران خداوند سے عظیم توقع کر رہے ہیں اور ہم کریں گے۔ آپ جو دوسرے علاقے کے لوگ ہیں ہم آپ کو خطوط کے ذریعے آگاہ کریں گے اور آپ کو کافی وقت پہلے، ہو سکتا ہے ایک ہفتہ یا دو ہفتے پہلے ہی بتا دیں۔ ٹھیکے دار کو جیسا کہ میں سمجھتا ہوں بلی نے آج رات کہنا ہے کہ 10 فروری تک کام ہو جانا چاہیے، ٹھیک، اگر 10 کو اس نے کام ختم کر دیا تو پھر ہم 15 کو شروع کر دیں گے، لہٰذا جیسے ہی وہ ختم کریں گے ویسے ہی ہم شروع کر دیں گے۔ کچھ دیر پہلے بزرگ بہن کٹ نے مجھے فون کیا تھا اور وہ تقریباً اشکبار تھی۔ اس نے کہا، بھائی برینم، اس پرانی کار کو ہم نے چلانے کی بڑی کوشش کی ہے اور وہ نہیں چل پائی، بس اس نے کہا آپ اس کے لیے دعا کریں، وہ چل جائے گی اور میں کل آ جاؤں گی۔ اور اس نے کہا، مجھے حیرت ہوگی اگر مجھے وہاں جگہ مل سکے تو۔ میں نے کہا، بہن کٹ، فکر مت کریں، جب بھی آپ یہاں تشریف لائیں گی آپ کے لیے ہمارے پاس جگہ ہوگی۔ اس نے کہا، آپ کے دل کو خدا برکت دے۔ بولی، آپ جانتے ہیں اگر آپ عبادت 12 بجے تک بھی لینے جا رہے ہیں، کہا، تو میں 12 بجے تک بھی سننا چاہوں گی۔ آپ جانتے ہیں وہ اور بھائی کٹ دونوں ہی تقریباً 85 برس کے ہیں اور ابھی تک خدمت کر رہے ہیں۔ کیا آپ جانتے ہیں وہ کیا کرتے ہیں؟ ایک ٹیپ ریکارڈ لیتے ہیں اور میرے پیغامات کو لے کر ایک اسپتال سے دوسرے اسپتال اور پھر ایک گھر سے دوسرے گھر تک ٹیپ سناتے ہیں۔ اب یہ کام چھوڑنا نہیں ہے، یہ ریٹائر ہونا نہیں ہے، یہ تو آخر تک ایمان کو تھامے رہنا ہے اور ہاتھ میں تلوار لیے مرنا ہے، یہی جانے کا طریقہ ہے اور میں بھی اسی طریقے سے جانا چاہتا ہوں۔ جی ہاں۔ اور پھر تب اس نے کہا، آپ جانتے ہیں اگر مجھے رات 12 بجے بھی اس راہ پر جانا پڑے تو میں جاؤں گی۔ اس نے کہا، رات 12 بجے کے بعد گھر جانے کی کوشش کرنا، اور وہ سب شرابی شیطانوں میں، اس نے کہا، ان میں گاڑی چلانا، کہا، ہر طرف پیے ہوئے دوڑ رہے ہوتے ہیں۔ اس نے کہا، وہ شیطان چاروں طرف دوڑ رہے ہوتے ہیں۔ اس نے کہا، ڈر کے مارے میں تو مر جاؤں گی۔ بھائی پیٹ، وہ یقیناً ایک بزرگا ہے، کتنے بہن کٹ کو جانتے ہیں، وہ یہاں بیٹھی ہوئی ہے اور فقط ایک چھوٹی سی مقدس بہن ہے۔ اور ذرا سوچے، جب کئی برسوں پہلے میں پیدا ہوا تھا اور اب میں ایک بوڑھا آدمی ہوں، مگر وہ اور بھائی کٹ وہاں پہاڑوں میں تھے۔ وہ دھوبی کاٹ میں پورا دن دھلائی کرتی تھی تاکہ دھلائی سے 15 یا 20 سینٹ ملے تاکہ وہ کہیں اسے اس رات منادی کے لیے بیچ سکے، کینٹکی کی ان کوئلہ کی کانوں میں جہاں آپ کو کسی بندوق والے گارڈ کی ضرورت ہوتی ہے تاکہ آپ اس پہاڑ پر چڑھ سکے اور وہاں آپ منادی کر سکے۔ او میرے خدایا، میں سوچتا ہوں کیا مجھے اپنے آسمانی گھر میں پھولوں کی سیج سے جانا چاہیے جبکہ دوسرے جیتنے کے لیے لڑائی لڑے اور خونی سمندر میں سے ہو کر گزرے۔ اگر مجھے بادشاہی کرنی ہے تو مجھے ضرور لڑنا ہے۔ خداوند مجھے ہمت دے، یہی ہے، اور میں اس کی مدد چاہتا ہوں اس کے کلام کے ذریعے۔ آج رات میں یہی چاہتا ہوں۔ اب میرا خیال ہے ریکارڈنگ شروع ہو چکی ہے۔ ہو، جی ہاں، مجھے کرنا ہے، میں معذرت چاہتا ہوں۔ ایک چھوٹی بہن کے پاس ایک چھوٹا بچہ تھا، وہ آج صبح اسے مخصوص کروانا چاہتی تھی اور میں نے اسے بتایا تھا کہ یقیناً آج رات ہم کریں گے، اور اب اور کل رات ہم بچوں کی مخصوصیت اور شفایا عبادت اور باقی سب کچھ جو ہم کر سکے کریں گے، ہمارے پاس کافی وقت ہوگا۔ لہٰذا اگر یہ بہن اور اس کا بچہ ادھر ہو تو سن لیں۔ اور میرا خیال ہے کچھ لوگ دور سے یہاں آئے تھے اور آج صبح یہاں پرائیویٹ انٹرویو اور باقی کسی کام کے لیے آئے تھے، اور میرا خیال ہے وہ آج صبح ملاقات کرنا چاہتے تھے، مگر بلی نے انہیں کہا تمہیں آج رات تک انتظار کرنا پڑے گا، اور وہ انہیں آج رات یہاں کہیں بھی دیکھ نہیں سکا۔ اگر آپ یہاں ہیں بہن تو مجھے واپس یہاں بہت تھوڑا سا وقت میں اثر ہے، انتظار کرتے ہیں اور دیکھتے ہیں۔ اگر وہ خاتون کو تلاش کر سکا تو میرا خیال ہے ان میں سے 2 بیرون ملک سے تھے، جو انٹرویو لینے والے تھے وہ بیرون ملک سے تھے۔ بس مجھے یقین ہے اگر آج میں نے آپ کو کھو دیا تو جتنی جلدی ممکن ہوا میں آپ تک رسائی حاصل کر لوں گا، ہو سکتا ہے کل رات یا پھر تھوڑی دیر میں۔ اب مجھے یقین ہے، کیا یہ خاتون ہے جو اپنے چھوٹے بچے کے ساتھ آ رہی ہے اور نیلی جیکٹ پہنی ہوئی ہے؟ جیکٹ سے میڈا، میرا ہرگز یہ مطلب نہیں تھا پیاری کہ یہ کیا ہے، یہ بھی ایک چھوٹے سے لباس کی طرح ہے۔ جمپر، کتنے جانتے ہیں کہ یہ ایک جمپر کیا ہوتا ہے؟ یہی وجہ ہے، یقیناً میرے لیے تو یہ اوور آل پرانی جیکٹ ہے۔ بس کیوں، یہ ڈلاس میں چھوٹا بچہ ہے، میرے خدایا یہ بہت اچھا ہے۔ بھائی کیا آپ یہاں چل کر آ رہے ہیں؟ معافی چاہتا ہوں۔ ठीक है, अच्छा है। मैं इस किस्म के छोटे रिबन को पसंद करता हूँ जो आपने यहाँ लगाया है। इसका नाम क्या है? रब्बा कैलेन, LYNN। और अब आपका लास्ट नाम क्या है? स्टेटन, रबैका लेन स्टेटन। क्या ये ठीक है? क्या आप इसे मुझे दे सकते हैं? मैं जानता हूँ कि इस तरह की कोई चीज देना मुश्किल होता है। कैसी खूबसूरत है रबैका लेन स्टेटन। ये पूरी फैमिली आ चुकी है और ये जवान खातून और इसका शोहर यहाँ मौजूद है। फक्त हाल ही में दोनों ने निजात पाई थी और खुदावन के इल्म को हासिल किया था और अब इनके मिलाप से खुदा ने खूबसूरत नन्ही रबैका दी है और ये उसे खुदावन के पास ला रही है। अब देखे, बहुत सारे लोग वो बड़ी तादाद में पुकारते हैं, बच्चों का बपतिस्मा, मेथोडिस्ट चर्च और बहुत सारे दूसरे भी। जब वो बच्चे लाते हैं तो वो पानी का छिड़काव करते हैं। अब देखे, ये सब ठीक है, बस मैं तो फिक्रमंद हूँ, लेकिन हम तो हमेशा सिर्फ उसी के साथ खड़े होने की कोशिश करते हैं जो बाइबल कहती है। और बाइबल में कहीं भी कोई बच्चों के बपतिस्मे जैसी चीज नहीं है। अब तारीख में जब तक कैथोलिक कलीसिया की इब्तिदा नहीं हुई, जितना के हम जानते हैं ये नासिक काउंसिल में इसकी इब्तिदा हुई। बस इस बच्चे का कहने का यही तरीका है। आमीन। देखे, यही आपके पास है। देखे, आपको इसकी तशरीह की जरूरत है। बस बाइबल में वो बच्चों को यीशु के पास लाए ताकि वो उनको बरकत दे और उसने उन पर हाथ रखे और उन्हें बरकत दी और उसे अब हम भी जारी रखे हुए हैं। अब आए, हम अपने सरों को झुकाते हैं। हमारे आसमानी बाप, ये जवान मर्द और जवान औरत आज रात इस प्यारी नन्ही रबैका के साथ जो तूने इन्हें दी है यहाँ आए हैं ताकि इनकी निगरानी में खुदा की हदायत में ये इसकी परवरिश कर सके और वो इसे आज रात खुदावंद को पेश करना चाहते हैं। और जबकि इसकी माँ इसे मेरे हाथों में सौंप रही है तो मैं इस नन्ही रबैका को तेरे सपुर्द करता हूँ। खुदा इसके साथ हो, इसे बरकत दे, इसके माँ और बाप को भी बरकत दे। काश ये सब वफादार रहे और लंबी जिंदगी पाए और मुमकिन हो तो खुदावंद यीशु की आमद को देखे। काश ये बच्ची खुदावंद के इरफान में बढ़े और अगर कोई कल बाकी है तो काश ये तेरी एक अजीम गवाह बने। खुदावंद ये बख्श दे। अब अगर तू इस जमीन पर होता तो ये मर्द और औरतें अपने बच्चे तेरे पास लेकर आते, लेकिन हम अंजील के मुनाद होते हुए तेरे ही नुमाइंदे हैं। बस हम इस बच्ची को तेरे सपुर्द करते हैं ताकि इसकी जिंदगी तेरी बादशाही के लिए खर्च हो। तेरे बेटे खुदावन यीशु के नाम में मांगते हैं, आमीन। नन्नी रबैका, बाबरकत हो, कितनी खूबसूरत बच्ची है। खुदावन इस बच्ची को और आप दोनों को बरकत दे। काश आप खुशहाल और लंबी जिंदगी खुदा की इबादत के लिए गुजारें। मुझे नहीं मालूम आया मैं काफी मजबूत हूँ या नहीं। क्या ये लड़का है? तो फिर इसका नाम क्या है? स्टेनले, स्टेनले विक्टर, क्लेलैंड, क्ले, क्लोलैंड, नन्ने स्टेनले। ये कितना अच्छा नाम है और ये कितना खूबसूरत नन्ना लड़का है। खैर, मेरा ख्याल है। स्टेन, यहाँ ऊपर आओ। क्या आप अच्छे बच्चे हो? ओ, आप जानते हैं हम इसकी मश्क नहीं करते, हम तो फक्त ये करते हैं। और आपको मालूम है, और ये कोई रस्म नहीं है, ये दुरुस्त है। ये यकीनन एक प्यारा बच्चा है। मैं इसका लास्ट नाम भूल गया हूँ। मेरा ख्याल है मैं दुरुस्त तलफ़ुज़ इस्तेमाल नहीं कर रहा हूँ। क्लीवलैंड, ठीक है। अब आए, हम अपने सरों को झुकाते हैं। आसमानी बाप, ये जोड़ा इस नन्हे बच्चे स्टेनले क्लीवलैंड को खुदावंद यीशु के लिए मखसूस करवाने के लिए आए हैं।
And
और यहाँ इस चर्च का पास्टर होते हुए मैं खुदावंद के कामों के साथ खड़ा हुआ हूँ। हम इस बच्चे की जिंदगी खिदमत गुजारी के लिए तेरे सुपुर्द करते हैं। तूने इसे माँ और बाप दिया और वो इसे मुझे दे रहे हैं, मेरी बाहों में, और मैं इसे इन्हीं बाहों से तेरी बाहों में दे रहा हूँ। खुदा इसके माँ और बाप को बरकत दे, इस नन्हे बच्चे को बरकत दे, और काश ये सब खुशहाल और लंबी जिंदगी तेरी खिदमत के लिए गुजारे। काश ये बच्चा खुदा की हिदायत में परवरिश पाए और अपनी जिंदगी के तमाम आयाम उससे डरता रहे और उससे मोहब्बत करता रहे और उसकी खिदमत करता रहे। लोग अपने बच्चे तेरे पास लाते थे ताकि तू उन्हें बरकत दे, और हम अपने हाथ इस बच्चे पर रखते हैं और खुदावंद के नाम से इस बच्चे को बरकत देते हैं। काश ये तेरी खिदमत गुजारी के लिए लंबी जिंदगी, खुशहाल जिंदगी, सेहत और कुव्वत पाए, यीशु के नाम में, आमीन। खुदा आपको बरकत दे नन्हे स्टैनले, आपने खूबसूरत बेटा पाया है।
Now, I'm going to ask just a little favor for of the little.
अब मैं छोटे गल्ले और नौजवानों से दरख्वास्त करना चाहता हूँ।
And I know it's hard. You can't stand still very long because your limbs cramp.
मैं जानता हूँ ये मुश्किल है। आप बहुत ज्यादा देर खड़े नहीं हो सकते क्योंकि आपके हाथ पांव अकड़ सकते हैं। लेकिन आज रात मैं कुछ ऐसा बताने जा रहा हूँ जो पहले मैंने कभी नहीं बताया, और जो कुछ भी है जिस पर मैं बोलने जा रहा हूँ ये ऐसी बात है जिस पर बोलने का मैंने कभी नहीं सोचा था। यही सबब है कि आज सुबह मैं पैगाम के वक्त से पहले ये मकाम नहीं लेना चाहता था, और मैंने कभी भी अपने मुतलिक के बारे में बातचीत नहीं की, और मेरा ख्याल नहीं कि कभी करूँगा। मुझे उम्मीद है मैं कभी नहीं करूंगा, वो बहुत अजीम है। मगर आज रात मैं कुछ ऐसी बात पर बोलने जा रहा हूँ जो मैं नहीं जानता, और अब एक खादम के लिए ये बिल्कुल एक अजीब सी बात है कि वो कहे कि वो ऐसी बात पर बोलने जा रहा है जो वो नहीं जानता। मैं जुरत कर रहा हूँ अपनी पूरी समझ के साथ ताकि ये कलीसिया जान जाए, और मैं कोई भी बा बरकत बात आपसे छुपाए रखना नहीं चाहता। और फिर ये टेप, मेरा ख्याल है लड़के इसे टेप कर रहे हैं, और अगर आपको ये टेप मिलती है और जो कोई भी इस टेप को सुनता है तो याद रखें, अगर कोई बात आपको परेशान करती है तो वो बात मत कहे जो टेप पर नहीं है। जो कुछ टेप पर है उसके मुतजाद कुछ न कहे। बहुत सारे सांप की नस्ल पर लिखते हैं और कहते हैं मैंने ऐसे ऐसे कहा है, मैं टेप लेकर चलाता हूँ और कहता हूँ मैंने तो इस तरह नहीं कहा। देखे, लोग बातों को गलत समझते हैं। आप जानते हैं यीशु एक मर्तबा अपने जी उठने के बाद अपने रसूलों के साथ किनारे पर जा रहा था, और यूहन्ना उसकी छाती की तरफ झुका हुआ था। उन्होंने कहा इस आदमी का क्या होगा? यीशु ने कहा अगर मैं चाहूँ कि ये मेरे आने तक ठहरा रहे तो तुम्हें क्या? और वो गए और कहने लगे कि यूहन्ना यीशु की आमद तक जिंदा रहने जा रहा है। लेकिन कलाम फरमाता है जो भी हो उसने इस तरह कभी नहीं कहा था। आप गौर करें, उसने ऐसा कभी नहीं कहा था। उसने कहा था अगर मैं चाहूँ कि ये मेरे आने तक ठहरा रहे तो तुझे क्या? उसने ये कभी नहीं कहा था कि वो ठहरा ही रहेगा। लेकिन गौर करें, गलत समझना कितना आसान है। और अब ऐसा नहीं है कि मैं किसी को ऐसा करने पर मुजरम ठहरा रहा हूँ, क्योंकि मैं खुद भी ऐसा करता हूँ और सब लोग ऐसा करते हैं। अगर रसूल जो उसके साथ चलते थे हमारे खुदावंद को समझ नहीं पाए, वो दरअसल ठीक तौर पर उसे समझ नहीं पाए थे। ठीक आखिर में उन्होंने कहा देखो अब हम समझते हैं, अब हम ईमान रखते हैं, और हम जान गए हैं कि तुझे कोई इंसान कुछ नहीं बता सकता क्योंकि तू सब बातें जानता है। और यीशु ने कहा क्या तुम अब ईमान लाते हो? समझे, इतने अरसे के बाद तुमको ये आखिर तुम्हें ये समझ आ ही गया, देखा, ताकि तुम ईमान लाओ। और वो फक्त इंसान थे और हम सब भी इंसान हैं, इसलिए हम गलत समझ सकते हैं। लेकिन अगर आपको इससे किसी किस्म की उलझन होती है तो टेप को दोबारा चलाएं और फिर गौर से सुने مجھے پورا یقین ہے کہ روح القدس آپ کو یہ سب بتا دے گا. پھر یہ چھوٹے بچے، اگر بچوں تم اپنے آمین کو تھامے رہو گے، فقط کچھ دیر کے لیے انتظار کریں، کیونکہ میں چاہتا ہوں کہ آپ یقیناً اسے حاصل کر لیں، کیونکہ بوتوں کے پاس ٹیپ نہیں ہوگی، اس لیے میں چاہتا ہوں کہ آپ اسے ضرور سمجھ جائیں اور آئیں اسے حاصل کریں، کیونکہ میں اس پر 35 یا 40 منٹ ہی بولوں گا، فقط بڑے ہی احترام کے ساتھ جتنا کہ ہم کر سکتے ہیں، کیونکہ میرے لیے یہ بہت ہی غیر معمولی وقت ہے. یہی کچھ ہوا ہے جو میں نہیں جانتا کہ کیا کرنا ہے، سمجھے؟ اور جیسا کہ میں جانتا ہوں کہ اپنی خدمت کے دوران ایسی ہول ناک جگہ پر کبھی نہیں کھڑا ہوا جہاں میں اب ہو رہا ہوں، اس سے پہلے کہ ہم کلام میں چلیں، آئیں اپنے سروں کو جھکاتے ہیں.
Heavenly Father, then some time ago I preached upon the
آسمانی باپ، جیسا کہ کچھ عرصہ پہلے میں نے گمان کرنے والے موضوع پر منادی کی تھی، اور گمان کرنے والے کے پاس بغیر اختیار کے جرت نہیں ہوتی، اور ہو سکتا ہے آج رات خداوند میں اپنے آپ کو لے کر لوگوں کے لیے کچھ بغیر رویا کے بیان کروں. اس لیے خداوند مجھ پر نظر رکھنا، جہاں بھی کسی نقطے پر نظر کی ضرورت ہو تو میرا منہ بند کر دینا. خداون، جیسے تو نے دانیل کے لیے شیروں کی ماد میں شیروں کے منہ بند کر دیے تھے تاکہ اسے کوئی ضرر نہ پہنچے، خداون میں دعا کرتا ہوں کہ اگر میں کوئی غلط تشریح کرنے کی کوشش کروں تو تو میرے پاس میرا منہ بند کرنے کے لیے قوت اور طاقت رکھتا ہے، لیکن اگر یہ سچ ہو تو پھر خداون اسے برکت دینا اور آگے بڑھنے دینا. اور تو جانتا ہے کہ حالات کیسے ہیں اور دائیں ہاتھ میں کیا ہے، اس لیے میں ان آخری لمحوں میں منبر پر آیا ہوں کہ ان باتوں کو بیان کرنے کی کوشش کروں، اور میں دعا کرتا ہوں کہ تو ہماری مدد کر. اس ادنا کلیسیا کو برکت دے، اس جن کو جو اس چھت کے نیچے ہے اور ہمارے ساتھ اس شہر میں پردیسی ہے، وہ بہت سارے دوسرے شہروں سے آئے ہیں. جب شام کے سائے ڈل رہے ہیں، ہم بہت خوش ہیں کہ آنے کے لیے ہمارے پاس ایک جگہ موجود ہے. دنیا بہت ہی الجھن کا شکار ہے اور نہیں جانتی کہ کہاں کھڑی ہے، مگر ہم خوش ہیں کہ خداوند کا نام ہمارا مضبوط قلعہ ہے اور راست باز اس میں بھاگ جاتا ہے اور محفوظ ہو جاتا ہے. فقط بہت سارے الفاظ نہیں بلکہ ایک مکاشفہ ہونا چاہیے. اس لیے باپ، ہم دعا کرتے ہیں کہ سورج کے غروب ہونے پر شام کی روشنی آئے گی، اور ہم ایمان رکھتے ہیں کہ جس وقت میں ہم رہ رہے ہیں یہی سورج کے غروب ہونے کا وقت ہے، اور ہم بڑی سنجیدگی سے خداوند اپنے پورے دل سے تیرا شکریہ ادا کرتے ہیں ان تمام کاموں کے لیے جو تو نے ہمارے لیے کیے ہیں. خداوند، اس سارے عرصے کے دوران جو رویائیں تو نے ان میں سے ہر ایک کو دکھائی، میں ان کے لیے تیرا شکر گزار ہوں، اور ہر ایک تعبیر خواب کے بالکل مطابق ہوئی. اس لیے اے خداوند، ہم جانتے ہیں کہ یہ تو ہی ہے، کیونکہ ہم تو فانی ہیں، سب گناہ میں پیدا ہوئے ہیں اور ہم میں کچھ بھی نہیں ہے. مگر اس سوچ کے ساتھ کہ تو ایک انسان کو لیتا ہے اور اسے مسیح کے خون اور کلام کے پانی سے دھوتا ہے اور اس طرح اس پر ہاتھ پھیلاتا ہے، یہاں تک کہ وہ شخص اپنی سوچ استعمال نہیں کر سکتا، بلکہ مسیح کا ذہن جو سب باتوں کو جانتا ہے اس میں آتا ہے اور بولتا ہے، اور ٹیبرنیکل کی طرح تو اسے استعمال کرتا ہے. تیرا شکریہ اے باپ. اب ہم تیرے پاک نام کو مبارک کہتے ہیں، اور آج رات اس چھوٹے گروہ کو تیرے نام سے برکت دیتے ہیں. ہم پاسٹر صاحب کے لیے، جو کہ بھائی نیویل ہے اور خدا کے بہادر خادم ہے، برکت مانگتے ہیں. ہم ڈیکنوں اور ٹرسٹیوں اور ہر ایک مسیح کے بدن کے ممبر کے لیے جو یہاں ہیں، جو بیرون ممالک سے آئے ہیں، یسوع مسیح کے نام میں برکت مانگتے ہیں. جیسے کہ مسیحیت کے چہرے پر ہم تاریخ، گندے اور بیانک سائے دیکھ رہے ہیں، تو ہم جانتے ہیں کہ وقت قریب ہے، آمد ثانی ہوگی اور کلیسیا اٹھا لی جائے گی. خداوند ہونے دے کہ ہم ایمان کے بانی اور کامل کرنے والے مسیح کو تکتے ہوئے چلتے رہے. خداوند یہ بخش دے. اور اب ہم خداوند یسوع کے نام میں آگے بڑھتے ہیں ان باتوں کی ضمانت اٹھانے کو جو ہمارے دلوں میں رکھی گئی ہے. ہم دعا مانگتے ہیں کہ تو ہماری مدد کر اور ہمارے ساتھ رہ. اور خداوند ہم اپنے آپ کو تیرے سپرد کرتے ہیں تیرے کلام کے ساتھ تاکہ اس سے تجھے جلال ملے. یسوع مسیح کے نام میں آمین. اب اگر آپ کے پاس پینسل یا کاغذ ہے تو میں چاہوں گا کہ آپ کچھ لکھیں یا جو بھی آپ چاہیں فقط اسے تیار کر لیں. اور پھر ٹیپ پر بھی اسے اگر آپ ٹیپ کرنا چاہیں تو ٹیپ کر لیں کیونکہ میں ایمان رکھتا ہوں کہ کلام ہی ہے جو ہر جگہ مانا جاتا ہے. اب آج رات جو حوالہ ہم پڑھنا چاہتے ہیں یا کلام میں سے جو ہم دیکھنا چاہتے ہیں ہم یسوع مسیح کے مکاشفہ کی کتاب سے پڑھنا چاہتے ہیں. اور میں ایمان رکھتا ہوں کہ یسوع مسیح کا مکاشفہ ہے جیسا کتاب مقدس میں لکھا ہے. اور کوئی بھی مکاشفہ جو اس مکاشفہ کے خلاف ہوگا وہ غلط ہوگا. میں ایمان رکھتا ہوں کہ اس کا حوالہ بار بار دینا ہوگا. کوئی بھی مکاشفہ جو اس مکاشفے کے ساتھ ٹھیک نہیں بیٹھتا اور اس مکاشفہ کو کمزور کرتا ہے وہ غلط مکاشفہ ہے. یہ کلام کے مطابق ہونا چاہیے. اب یسوع مسیح کے مکاشفہ کی کتاب کے 10th باب میں سے میں پہلی چند ایک آیات پڑھنا چاہتا ہوں. پہلی 7 آیات 1-7 تک. اب غور سے سنیں اور میرے لیے دعا کریں. پھر میں نے ایک اور زوراور فرشتے کو بادل اوڑے ہوئے آسمان سے اترتے ہوئے دیکھا. اس کے سر پر دلک تھی اور اس کا چہرہ آفتاب کی مانند تھا اور اس کے پاؤں آگ کے ستونوں کی مانند. اور اس کے ہاتھ میں ایک چھوٹی سی کھلی ہوئی کتاب تھی. اس نے اپنا دینا پاؤں تو سمندر پر رکھا اور بایاں خشکی پر اور ایسی بڑی آواز سے چلایا جیسے ببر داڑتا ہے. اور جب وہ چلایا تو گرج کی 7 آوازیں سنائی دی. اور جب گرج کی 7 آوازیں سنائی دے چکی تو میں نے لکھنے کا ارادہ کیا اور آسمان پر سے یہ آواز آتی سنی کہ جو باتیں گرج کی ان 7 آوازوں سے سنی ہیں ان کو پوشیدہ رکھ اور تحریر نہ کر.
And the angel which I saw standing upon the sea and upon the earth lifted up his hands to heaven and swear by him that liveth forever and ever, who created heavens and the thing that in them are, and the earth and the things that therein are, and the sea and the things which therein, that there should be time no longer.
اور جس فرشتے کو میں نے سمندر اور خشکی پر کھڑے دیکھا تھا اس نے اپنا دینا ہاتھ آسمان کی طرف اٹھایا. اور جو عبدالآباد زندہ رہے گا اور جس نے آسمان اور اس کے اندر کی چیزیں اور زمین اور اس کے اوپر کی چیزیں اور سمندر اور اس کے اندر کی چیزیں پیدا کی ہے اس کی قسم کھا کر کہا کہ اب اور دیر نہ ہوگی.
But in the days of the voice of the seventh angel, when he shall begin to sound,
بلکہ ساتویں فرشتے کے آواز دینے کے زمانہ میں جب وہ نرسنگا پھونکنے کو ہوگا تو خدا کا پوشیدہ مطلب اس خوشخبری کے موافق جو اس نے اپنے بندوں اور نبیوں کو دی تھی پورا ہوگا.
And my text, if I should call it that, tonight is this.
اور میرا عنوان جس پر آج رات میں بولنا چاہتا ہوں وہ ہے، کیا یہ آخری وقت کا نشان ہے جناب؟ ہم سب جانتے ہیں جس وقت میں ہم رہ رہے ہیں یہ کلیسیا کے لیے جلالی وقت ہے، مگر بے ایمانوں کے لیے ہولناک وقت ہے. اور جب سے یہ دنیا بنی ہے ہم تمام زمانوں سے سب سے زیادہ خطرناک زمانے میں رہ رہے ہیں.
نو پروفٹ، نو اپوسٹل، نیور ان نو ٹائم
کوئی نبی، کوئی رسول کبھی اس جیسے وقت میں نہیں رہا جس میں ہم رہ رہے ہیں. یہ اختتام ہے. یہ آسمان پر لکھا ہے، یہ زمین پر لکھا ہے، یہ ہر ایک اخبار میں لکھا ہے. اگر آپ اس تحریر کو پڑھ سکیں تو یہ اختتام ہے. نبی اس زمانے میں رہ رہے تھے جب قوم کے لیے تحریر دیوار پر لکھی گئی تھی، مگر ہم جس زمانے میں رہ رہے ہیں اس کے لیے بھی تحریر دیوار پر لکھی گئی ہے. زمین پر رہنے والی تمام قوموں اور ہر ایک چیز کے لیے یہ وقت کا اختتام ہے. اس لیے ہمیں کلام میں تلاش کرنا چاہیے کہ اس وقت کو تلاش کریں جس میں ہم رہ رہے ہیں.
Always a true prophet of God will go to the scriptures.
ہمیشہ خدا کے ایک سچا نبی کلام مقدس کے مطابق چلے گا. اس لیے وہ نبی چاہتا ہے کہ یہ بالکل اسی طرح سے ہو. پرانے عہد نامے میں جب نبیوں نے کچھ بھی کہا تو ہمیشہ ایک نبی کہیں پر بھی کلام کے ساتھ ہی ہوتا ہے اور کلام کے ساتھ قائم رہتا ہے. وہ ہمیشہ رویاؤں کے لیے خدا کی طرف نگاہ کرتا تھا، اور اگر اس کی رویا کلام کے خلاف ہوتی تھی تو اس کی رویا غلط ہوتی تھی. اور یہی خدا کا اپنے کلام کو اپنے لوگوں تک پہنچانے کا طریقہ ہوتا تھا. کیا پیچھے تک آپ میری آواز سن سکتے ہیں؟ ٹھیک ہے، میں سمجھ نہیں پا رہا کہ کہاں سے شروع کروں.
It has been a great privilege to me to know that this tabernacle.
اب میرے لیے یہ جاننا بڑے اعزاز کی بات ہے کہ یہ ٹیبرنیکل میری پہلی کلیسیا ہے. یہ ایک شاندار بات ہے. اور یہ میں کبھی نہیں بھلا پاؤں گا، اگر یسوع ٹھہرا رہے اور میں سینکڑوں سال جیتا رہوں تو میں ہمیشہ اس دن کو یاد رکھوں گا جب اس کونے میں کونے کا پتھر رکھا تھا اور اس صبح اس نے مجھے اس ٹیبرنیکل کی رویا دی تھی. اور آپ سب اسے یاد رکھیں، یہ کتاب میں لکھا ہوا ہے، یہ لفظ با لفظ پورا ہوا اور ایک لفظ بھی ناکام نہیں ہوا.
I do not believe that there's anything that he has spoken all these years.
اور اب میرا خیال نہیں کہ کوئی ایسی بات ان تمام سالوں میں جو اس نے مجھ سے کہی ہو اور میں نے لوگوں سے کہی ہو پوری نہ ہوئی ہو.
And many people has come with dreams that he's.
اور بہت سارے لوگ اپنے خوابوں کے ساتھ آئے تو اس نے اپنے فضل سے مجھے لوگوں کے خوابوں کی تعبیر بتائی، اور بہت سے ایسے لوگ بھی اپنے خواب اور مشکلات کے ساتھ میرے پاس آئے جن کی تعبیر میں نہیں کر سکا. لیکن میں نے آپ لوگوں کے تمام جوابات کے لیے کسی چال کو متعارف کروانے کی کوشش نہیں کی. میں نے ہمیشہ دیانت دار رہنے کی کوشش کی تاکہ آپ کو بتاؤں کہ سچ کیا تھا، اور میں آپ کو وہی بتا سکا جو اس نے مجھے بتایا تھا، اور پھر جیسا میرے پاس آیا تو پھر ویسا ہی میں نے آپ کو بھی بتا دیا. اور میں آپ کو خبردار کرنا چاہتا ہوں ان دنوں میں جن میں ہم رہ رہے ہیں بہت سارے ہیں. میں لوگوں کے خلاف کچھ نہیں کہہ رہا، لیکن اگر آپ ایسے شخص کو دیکھیں جس کے پاس سب باتوں کا جواب ہو جو کہ کلام کے خلاف ہو. یسوع نے کہا ایلیا کے زمانہ میں بہت سارے کوڑی تھے مگر ایک ہی نے شفا پائی. بہت سالوں میں 80 یا اس سے بھی زیادہ جب تک ایلیا رہا صرف ایک کوڑی نے شفا پائی. एलिशा के जमाने में बहुत सारी बेवाएं थी, मगर वो एक के पास भेजा गया और हम देखते हैं खुदा की बहुत सी ऐसी बातें हैं जो उसने अपने खादमों पर आया नहीं की, और कोई खादम अपने आका से बड़ा नहीं होता। और खुदा अपना जलाल किसी को नहीं देता, क्योंकि वो खुदा है। और जब एक खादम अपने खुदा की जगह लेने की कोशिश करता है, तो फिर खुदा उसकी जिंदगी ले लेता है और उसे कहीं दूर ले जाता है, या वगैरह वगैरह। हमें ये जरूर याद रखना चाहिए। अब मैं उन रोयाओं, तबीरों और ख्वाबों की तशरी नहीं बता सकता जब तक मैं बिल्कुल वैसा ही रोया में न देख लूं कि ख्वाब क्या था। और आप में से बतेरे जानते हैं कि आपने मुझे अपने ख्वाब बताए और कुछ हिस्सा बिल्कुल नहीं बताया, और जब वही मुझे आए तो मैंने फिर आकर आपको बताया कि आपने ये बातें अपने ख्वाब की मुझे नहीं बताई थी। आप जानते हैं ये सच है। अगर ये सच है तो आमीन कहें, आमीन। वो बातें जो आपने मुझे नहीं बताई, इसलिए आप देखें, जैसे नबूकदनेस्सर ने कहा था, अगर तुम मेरा ख्वाब नहीं बता सकते कि मैंने क्या देखा था, तो फिर मैं कैसे जानूंगा कि तुम उसकी ताबीर कर सकते हो। लेकिन इन तमाम ख्यालात को हमें नहीं लेना चाहिए और कहना चाहिए खुदावंद यूं फरमाता है। हमें ये नहीं करना चाहिए। हमारे पास खुदा की तरफ से साफ आवाज में जवाब आना चाहिए, इससे पहले कि हम कहें कि ये खुदा है। कोई ख्याल नहीं, कोई जज्बा नहीं, कोई मतलब नहीं कि नब्ज कितनी तेज चल रही है। आप कह सकते हैं मैं ईमान रखता हूँ कि इस तरह हो सकता है, लेकिन जब आप कहते हैं खुदावंद यूं फरमाता है, तो फिर ये आप नहीं होते। पुलपट पर गौर करें, क्या आपने इसे कभी नाकाम होते देखा है? खुदावंद यूं फरमाता है, बिल्कुल कामिल है, कभी नाकाम नहीं होता। और जब तक ये है खुदावंद यूं फरमाता है, तो ये नाकाम हो ही नहीं सकता। मगर अब तक उसने मुझे संभाला है, क्योंकि मैं उसका इंतजार करता रहा हूँ। मैंने कभी शोहरत की तलाश नहीं की और न ही आदमियों की बेकार शान शौकत की। मैंने भरपूर कोशिश की कि मैं फरोतनी से जिंदगी गुजारूं और इस तरह जिंदगी गुजारूं जो मैं सोचता हूं कि एक मसीह को गुजारनी चाहिए, और मैं अपने आप से इस तरह करने के काबिल नहीं हूं, बल्कि आज तक ये उसी ने किया है। जैसा कि मैं कहता हूं कि वही है जिसने मेरी रहनुमाई की है। इसके बारे में बहुत सारी बातें की जा सकती है, मगर इससे तो बहुत देर हो जाएगी। मगर आप सब इन बातों को जानते हैं। यही सबब है कि कुछ देर पहले आपने मेरे साथ आमीन कहा था। आप लोगों ने जिन जिन ने मुझे ख्वाब बताए थे, मैंने आपको बता दिया था कि आपने क्या क्या छोड़ दिया था, और ये पैगाम रिकॉर्ड किया गया था। सारी कौमों के लोग ये सुनेंगे, और जब वो ये आमीन को सुन पाते हैं, तो फिर वो जान सकते हैं कि यहाँ आवाजें मौजूद हैं जो कि इस खिदमत के दौरान बैठे हुए हैं। ये बेहतर समझते हैं कि अगर कुछ गलत हो रहा है या कुछ गलत होने पर है, तो आमीन कह रहे हैं। आमीन का मतलब है ऐसा ही हो, ये उसकी मंजूरी है। अब जब मैं एक छोटा लड़का था, तब से मेरी पूरी जिंदगी में कोई चीज मुझे बेचैन करती रही है, और मेरी जिंदगी बहुत मुख्तलिफ थी, समझना मुश्किल था। यहाँ तक कि मेरी बीवी भी सर खुजाती है और कहती है, बिल मैं नहीं समझती कि कोई शख्स आपको समझ सकता है। और मैं कहता हूँ, मैं तो खुद अपने आप को नहीं समझ पाया, क्योंकि मैंने बहुत साल पहले अपने आप को मसीह के ताबे कर दिया था, और वो मेरी रहनुमाई कर रहा है, और मैं इसको समझने की कोशिश भी नहीं करता। फक्त वहाँ जाता हूँ जहाँ वो भेजता है, और यही मेरी बेहतरीन समझदारी है। मैं अपनी अच्छी बीवी और बच्चों के लिए शुक्रगुजार हूँ, और मेरी बीवी और बच्चों को पूरा भरोसा है कि मैं कोई गलत बात उन्हें नहीं बताऊंगा। ये उनका ईमान है। हर वक्त जब मैं कोई भी बात उन्हें बताता हूँ, तो वो उसे दुरुस्तगी से पकड़ लेते हैं। वो जानते हैं कि मैं उन्हें कोई गलत बात नहीं बताऊंगा। और क्या फिर मैं खुदा के बच्चों को गलत बात बताऊंगा? कभी जानबूझकर भी नहीं, हरगिज नहीं जनाब। खुदा चाहता है कि उसके बच्चों को ठीक किस्म की तरबियत मिले, और उनके साथ ईमानदार और सच्चा रहना है। मेरा ईमान है फिर खुदा उसे बरकत देगा। अब इस सारे गुजरे सफर के दौरान बहुत सारी बातें वाकया हुई हैं, जो मैं नहीं समझ सका। और एक बात जो मैं नहीं समझ सका था वो ये है कि जब मैं एक छोटा लड़का था और रोयाएं मुझ पर आती थी और मैं उन्हें देखता था और अपने वालदेन को बताता था कि ये क्या हो रहा है, वो समझते थे मैं खौफज़दा हूँ। लेकिन हैरानगी की बात ये है कि वो बातें वैसी ही पूरी हुई जिस तरह वो बयान की गई थी। आप कहते हैं क्या ये आपके बदलने से पहले हुआ? जी हाँ, नेमते और बुलावे बेतब्दील है, बाइबल कहती है। आप इस दुनिया में किसी मकसद के लिए पैदा हुए हैं और आप नहीं, आपकी तौबा नेमते नहीं ला सकती, ये आपके लिए पहले से मुकरर है। अब इस सफर में जब मैं एक छोटा लड़का ही था, मेरी चाहत थी, मैं जिस मुल्क में रहता था मैं मुतमिन नहीं था, किसी भी तरह मैं मगरिब की जानिब जाना चाहता था। और जब मैं एक छोटा लड़का था तो मुझे गोली लग गई थी और मेरा ऑपरेशन हुआ था। और जब मैं पहली बार बेहोशी से होश में आया तो मुझे लगा मैं दुख में जा रहा हूँ, ईथर से मैं बेहोश था। मेरा ख्याल है 8 घंटे तक मैं बेहोश रहा था। वो मेरे लिए परेशान थे कि मैं दोबारा होश में आ जाऊंगा। उन्होंने बगैर पेंसिलिन के ये बड़ा ऑपरेशन किया था और बंदूक से तकरीबन दोनों टांगों पर गोली लगी थी और खून बह निकला था क्योंकि एक छोटे लड़के ने अपनी बंदूक चला दी थी। और फिर तकरीबन मुझे 7 महीने के बाद दोबारा बेहोश किया गया। और जब मैं दोबारा होश में आया तो मुझे लगा कि मैं बाहर मगरिब में कहीं घास में खड़ा हुआ हूँ और एक बड़ी सुनहरी सलीब आसमान में है और खुदा के जलाल की रोशनी नीचे आ रही है और मैं वहाँ इस तरह खड़ा हुआ हूँ। वो रोशनी जो आज आप तस्वीर में देखते हैं, साइंस ने इसकी तहकीक की है और साबित किया है कि ये माफूकल फितरत हस्ती है। मेरे लिए तो ये वही रोशनी है जिसने मुकद्दस पालूस को नीचे गिरा दिया था। ये वही रोशनी है जिसने बनी इसराइल की रात में रहनुमाई की थी। क्या आपने यहाँ इस फरिश्ते पर गौर किया? ये वही था जो बादल उड़े हुए था। देखे, वो दिन में बादल था। अब वही रोशनी उन लोगों के लिए जो नहीं समझते थे, पहले वो समझते थे ये गलत है, मैंने उनको बताया, मगर पाक रूह ने साइंसी आलात में अपने आप को आने दिया और वहाँ लोगों के सबूत के लिए इसकी तस्वीर बनाई गई। मैंने कहा मैं एक शख्स को मौत के साए में देखता हूँ, उसके ऊपर एक काला साया है। कुछ हफ्ते पहले जब मैं एक शहर में था और जब हम मुनादी कर रहे थे, तो आप जानते हैं कि जब मुनादी की जा रही हो तो आपको तस्वीरें नहीं लेनी चाहिए। और जब बिल्कुल यही बात थी जब वहाँ तस्वीर ली गई, क्योंकि वहाँ किसी के पास कैमरा था, और मैंने एक अजनबी खातून से जो वहाँ बैठी थी कहा, मैं जनूबी पाइन्स में था, मैंने कहा मिस फला फला पर साया है, एक खातून जिसे मैंने अपनी जिंदगी में कभी नहीं देखा, आप अभी अभी डॉक्टर के पास से आ रही हैं और आपके पस्तानों पर कैंसर है और आप ला इलाज है और आप पर मौत का साया मंडला रहा है। और एक बहन जो साथ बैठी हुई थी जिसके पास फ्लैश कैमरा था, किसी ने कहा तस्वीर बनाओ और वो ये नहीं करना चाहती थी, फिर भी तस्वीर बनाओ और वो फिर भी टाल रही थी। और फिर दोबारा साया आया और उसने तस्वीर बनाई और उसने तस्वीर ले ली और ये वहाँ साइंसी तौर पर मौजूद है और ये बिलिटन बोर्ड पर मौजूद है, स्या टॉप का साया। और फिर जब खातून ईमान ले आई और दुआ की गई तो उसके पीछे से सीधी साफ तस्वीर बनाई गई। मैंने कहा साया जा चुका है, देखा खुदा के फजल से वो खातून जिंदा है। क्या आप समझ गए मेरा क्या मतलब है? अगर आप सच बताएंगे तो हो सकता है कुछ देर आप पर हंसा जाए और कुछ देर के लिए आपको गलत भी समझा जाए, मगर खुदा इसको साबित करेगा कि ये सच है अगर आप इस पर कायम रहेंगे। समझे? बस कायम रहे, हो सकता है बरसों लग जाए, लेकिन जैसे इब्राहिम और दूसरों के साथ हुआ, वो हमेशा इसे साबित करता है। जब वो फरिश्ता वहाँ, मेरा ख्याल है मेरी बीवी के साथ यहाँ आज रात वो लोग खड़े हुए हैं जो 30 वर्ष पहले वहाँ थे जब वो नीचे आया था। क्या आज सामीन में से कोई है जो वहाँ था जब खुदावंद का फरिश्ता नीचे दरिया पर पहली मर्तबा लोगों के सामने आया था? तो अपने हाथ बुलंद करें। जी हाँ, वो वहाँ मौजूद है। समझे? अब मैं मिसेज विल्सन को हाथ उठाए हुए देख रहा हूँ। ये वहाँ मौजूद थी, मेरी बीवी, ये भी वहाँ मौजूद थी, और बाकी कौन है? मैं इनको नहीं जानता जो दरिया के किनारे खड़े थे। बहुत ज्यादा लोग थे जब मैं दोपहर 2 बजे बपतिस्मे दे रहा था, और ठीक उस साफ चमकते आसमान से जहाँ कई हफ्तों से बारिश भी नहीं हुई थी, वहाँ वो एक गर्ज के साथ आया और कहा, जैसे योहन्ना बपतिस्मा देने वाला मसीह की पहली आमद का पेशरू था, उसी तरह तुझे मसीह की दूसरी आमद का पेशरू बनाकर एक पैगाम के साथ भेजा गया है। शहर के बहुत सारे आदमी जो कि बिजनेसमैन उस किनारे पर खड़े हुए थे, मुझसे पूछा, इसका क्या मतलब है? मैंने कहा, ये मेरे लिए नहीं था, मेरा ख्याल है ये आपके लिए था। और ये हुआ जब वो फरिश्ता चला गया, शायद आपको याद हो कि वो मगरिब की जानिब गया। जैसे ही वो चला गया तो ठीक वो पुल के ऊपर से मगरिब की जानिब चला गया। बाद में मैं एक माहिर फलकियात से मिला जो कि एक मजूसी था, और उसने मुझे सितारों के जुर्मट के बारे में बताया कि ये मिलकर खास जुर्मट बनते हैं। जब मजूसियों ने बाबल से फलस्तीन की तरफ देखा तो तब ये 3 सितारे एक जुर्मट में थे। आपने मुझे ये कहते हुए बहुत मर्तबा सुना है। क्या आप जानते हैं, कुछ ही हफ्तों पहले ये सच साबित हुआ है। भाई सोटमैन, आज रात आप जहाँ कहीं भी हैं, वो अखबार आपके पास है, ये अखबार में है, ये दिसंबर 9 वाले अखबार में मौजूद है। एक सहाफी वहाँ गया और उन्होंने इन बातों की तहकीक की, और दरअसल हम जिस वक्त में रह रहे हैं ये साबित हो गया है कि ये हमारा, ये आने वाला साल 1970 है। चट्टानों की खुदाई से ये साबित हुआ है कि हम तारीख के हिसाब से 7 साल पीछे चल रहे हैं। ये आपकी सोच से बढ़कर है। कहीं भी मैंने भाई फ्रेड को नहीं देखा। भाई सोटमैन, आप तो यहाँ हैं। भाई सोटमैन, क्या वो अखबार आपके पास है? आपके पास है? हाँ, उनके पास है। हो सका तो आने वाली रात में मैं आपको इसे पढ़कर सुनाऊंगा। आज रात तो हमारे पास वक्त नहीं है, वरना आप देख लेते। और दरअसल देखे, वो मजूसी, यहूदी मजूसी बाबल में सितारों का मुतालिया कर रहे थे, और उन्होंने देखा वो सितारे अपने जुर्मट में जमा हो गए हैं, और जब उन्होंने ऐसा किया तो वो जान गए कि मसीहा जमीन पर है। और फिर वो यरूशलेम में गाते हुए आए, 2 सालों का सफर किया, यहूदियों का बादशाह जो पैदा हुआ है कहाँ है? वो इधर उधर गलियों में गए, और क्यों इसराइल? इसराइली उन पर हंसे, ये जनूनियों का क्रोह है, वो कभी इसके बारे में नहीं जान सके। मगर मसीहा जमीन पर था, और अब बाकी कहानी आप जानते हैं कि उन्होंने क्या कहा। अब हम इसे कल रात पढ़ेंगे। अब इसको देखते हैं कि रोयाएं नाकाम नहीं होती हैं, क्योंकि वो खुदा की तरफ से होती हैं। और इस सारे सफर के दौरान कोई चीज मुझे खींचती रही और मुझे घसीटती रही। फिर जब एक मजूसी ने मुझे ये बातें बताई, तब मैं एक लड़का था और खेल का पासबान था, और इससे पेशतर मैं इन बातों के बारे में ये ईमान रखता था, और मैं इससे डरता था क्योंकि मजूसी वगैरह से डर लगता था। मगर बाद में मैं समझ गया कि बाइबल के मजूसी ठीक थे, क्योंकि जमीन पर कुछ जाहिर करने से पहले खुदा आसमान पर जाहिर करता है उन आसमानी निशानों को देखते हुए। खुदा सारी कौमों में किसी का तरफदार नहीं, पत्रस ने कहा। देखे, सब कौमों में जो उसे डरते हैं खुदा उन्हें कबूल करता है। और फिर हम देखते हैं, अगर मैं इस ख्याल को पेश करने की कोशिश करूं तो इस पर घंटों लग जाएंगे, किस तरह वो मुतहरिक होता रहा, किस तरह मुतहरिक है, लेकिन मैं इससे खौफजदा था। उस मजूसी ने कहा, आप कभी भी मशरिक में कामयाब नहीं होंगे। बोला, आप एक निशान के तहत पैदा हुए हैं, और कहा, आप वो सितारों के जुर्मन का निशान है जब वो एक जगह से दूसरी जगह गर्दिश करते हैं। तो यही वक्त था जब आपकी पदेश हुई, वो मगरिब की तरफ लटक रहे थे, और आपको मगरिब की तरफ जाना चाहिए। मैंने कहा, इसे भूल जाओ, मेरा इसके साथ कोई वास्ता नहीं। तो भी ये अभी तक मेरे दिल से नहीं निकला। फिर जब मैं उस रात वहाँ था तो इन रोयाओं के मुतालिक मैं इनको समझ न सका था। मेरे बैप्टिस्ट भाई ने मुझे बताया कि ये शैतान की तरफ से है। اور پھر جب وہ فرشتہ ظاہر ہوا تو وہ مکمل طور پر مجھے کلام میں لے گیا اور کہا جیسے تب ہوا تھا جب کاہن آپس میں ان باتوں کے بارے میں بحث کر رہے تھے اور نہیں جانتے تھے کہ کس قسم کے کوٹ انہیں پہننے چاہیے تھے اور کپڑوں اور باقی چیزوں کے اختلافات کے متعلق بحث کر رہے تھے جبکہ مجوسی مسیح کے ستارے کی پیروی کر رہے تھے. جب منادوں نے یسو کو ایک دھوکے باز اور ایک بالزبوب کہا تو ایک ابلیس کھڑا ہوا اور کہا ہم جانتے ہیں کہ تو خدا کا قدوس ہے، تو وقت سے پہلے ہمیں عذاب میں ڈالنے کیوں آیا ہے؟ جب پالوس اور سلاس انجیل کی منادی کر رہے تھے تو ایک قسمت کا حال بتانے والی سڑک کے کنارے بیٹھی ہوئی تھی اور اس علاقے کے منادوں نے کہا یہ آدمی دھوکے باز ہے، یہ ہمارے چرچز میں توڑ پھوڑ کرتے ہیں اور دنیا کو اپنے فریب سے پھیر کر رکھ دیا ہے اور وغیرہ وغیرہ. مگر کیا ہوا، وہ نجومی لڑکی، وہ قسمت کا حال بتانے والی بولی یہ خدا کے بندے ہیں جو ہمیں زندگی کی راہ بتاتے ہیں. اور پالوس نے اس روح کو جھڑکا جو اس کے اندر تھی، اسے اس کی ضرورت نہیں تھی کوئی اس کی گواہی دے کہ وہ کون ہے. یسو نے ہمیشہ انہیں خاموش رہنے کے لیے کہا، لیکن کبھی کبھی دیکھنے میں ایسا لگتا ہے کہ بدروہ منادوں سے زیادہ خدا کی باتوں کو جانتی ہے، یہ بہت زیادہ کلیسیا سے بن جاتے ہیں. بائبل میں ایسا ہی ہے، مگر خدا تبدیل نہیں ہوتا. ایک دن 5 سال پہلے میں بھائی نارمن کی طرف سے سڑک پر کار چلاتے ہوئے آ رہا تھا اور وہاں میری ایک عبادت تھی اور خداوند خدا مجھ پر ایک رویا میں ظاہر ہوا اور میں یہاں اپنے گھر کے دروازے پر بیٹھا ہوا تھا اور ایسے لگ رہا تھا کہ موسم خراب ہے. آپ میں سے بہت سے لوگوں کو وہ رویا یاد ہوگی، یہ میری رویاؤں کی کتاب میں لکھا ہوا ہے، میں نے لکھ لیتا ہوں تاکہ پکا ہو جاؤں اور میں نے بھولتا نہیں. اور اس رویا میں میں نے دیکھا کہ کوئی چیز گلی میں سے آئی تھی اور میرے صحن میں سارے پتھر ہی پتھر تھے اور وہاں گلی میں سب کچھ اوپر نیچے اور بے ترتیب تھا اور درخت کٹے اور گلے سڑے پڑے تھے اور میں دروازے کی جانب مڑا تو وہ پتھروں سے بند تھا اور باہر کی جانب گیا اور ایک آدمی سے کہا یہ کیوں ہے، اور اس نے انتہائی مخالفانہ انداز میں مجھے پیچھے کی جانب دھکا دیا اور کہا تم منادوں کے ساتھ اسی طرح ہونا چاہیے. میں نے کہا میں نے صرف آپ سے پوچھا ہے، آپ یہ کیوں کر رہے ہیں، آپ گلی میں سے میری طرف کیوں آ رہے ہیں، آپ نے ایسا کیوں کیا؟ اور اس نے تقریباً مجھے تھپڑ مارا اور مجھے پیچھے کی جانب دھکا دیا اور میں نے سوچا میں ذرا اسے بتا ہی دوں کیونکہ یہ نہیں جانتا کہ یہ کیا بات کر رہا ہے. اور ایک آواز مخاطب ہوئی اور بولی یہ مت کرو، تم ایک خادم ہو. اور میں نے کہا بہت اچھا، اور میں دروازے کے سامنے بیٹھا ہوا تھا اور میں اپنی دہلی جانب گھوما تو ایک پرانے میدان میں ایک راستہ تھا، آپ جانتے ہیں، ایک بگی گھوڑوں کے ساتھ جڑی ہوئی تھی اور ہانکنے والے کی مخالف جانب میری بیوی بیٹھی ہوئی تھی اور میں نے اس کی پچھلی جانب دیکھا تو میرے بچے وہاں بیٹھے ہوئے تھے. اور میں بگی پر چڑھا اور میں نے اپنی بیوی سے کہا پیاری میں یہاں جتنا کھڑا ہو سکتا تھا میں ہوا، اور میں نے دونوں لگامیں پکڑی اور گھوڑے کی لگامیں کھینچی اور مغرب کی جانب جانا شروع کیا اور ایک آواز نے مجھ سے کہا جب ایسا ہو تو پھر مغرب کی جانب چلے جانا. بھائی ووڈ یہاں ہماری کلیسیا میں ٹھیکے دار ہیں اور ٹرسٹی بھی ہیں. آپ میں سے کتنوں کو یہ رویا یاد ہے؟ یاد ہے جب میں نے آپ کو بتایا تھا؟ یقیناً یہ کاغذ پر لکھا ہوا ہے. اور میں نے بھائی ووڈ سے کہا، اس نے یہ اشیاء جو یہاں درمیان میں ہیں کلیسیا سے خریدی تھی اور وہ ایک پتھر کا گھر بنانے جا رہا تھا. میں نے کہا بھائی ووڈ ایسا مت کرے کیونکہ اس کا پیسہ وہ آپ کو کبھی نہیں دیں گے. ہو سکتا ہے شاید یہ برسوں پہلے کی بات ہے یا 5 سال پہلے کی. میں نے کہا ہو سکتا ہے کہ وہ یہاں سے پل نکالے اور وہ پتھر جو میرے تہہ خانے سے نکلے ہیں سڑک بنے اور میرے چلنے کے کام آئے اور وغیرہ وغیرہ. پتھر کی بجائے یہ سیمنٹ کی سلیبیں بنی ہیں اور اب وہ انہیں لگانے جا رہے ہیں کیونکہ جو کچھ وہ کرنے کی کوشش کر رہے تھے انہوں نے اخبار میں دے دیا تھا. اچھا ہوا اس نے یہ نہیں بنایا. آخرکار انہوں نے ایک یا 2 سال بعد یہ فیصلہ کر لیا کہ وہ پل کو ٹھیک اسی جگہ پر بنائیں گے. بس یہ طے ہو گیا، لہذا میں اسے بھول گیا تھا لیکن یہ ہوتا رہا. Now the strange thing happened. About a year ago. اب تقریباً 1 سال پہلے یہ بات واقعہ ہوئی. मैं एक रात भाई जूनियर जैक्सन के यहाँ इबादत करवाने जा रहा था। वो यहाँ बैठे हुए हैं, तो वहाँ एक मेथोडिस्ट खादम ने रूल को शासन किया था और यीशु मसीह के नाम में बपतिस्मा लिया था और अब हमारी जैसी ही कलीसिया की पासबानी कर रहा है। फक्त आपको दिखाने के लिए कि खुदा किस तरह लोगों के साथ बर्ताव करता है। मैं ये अपने पूरे दिल से कह रहा हूँ, मैं पूरी दुनिया में कोई भी ऐसी जगह नहीं जानता, मस्जिद कोई जमात ऐसी इकट्ठी नहीं हुई जहाँ मेरे ईमान के मुताबिक खुदा का रूह इस जमात से बढ़कर कहीं हो। वो तो अपनी तफरीक को पकड़े हुए हैं, उन्हें जहाँ होना चाहिए था वहाँ नहीं है, हम में से कोई भी नहीं है, मगर जितना मैं जानता हूँ ये बहुत करीब है। और मैं आपको अब ये दिखाऊंगा कि क्या होने जा रहा है। भाई जैक्सन ने एक ख्वाब देखा, वो इसे भूल नहीं सके, और मैं उनकी कलीसिया को छोड़ रहा था और वो ये बर्दाश्त नहीं कर सके थे। भाई जैक्सन, ये कितना अरसा पहले की बात है? फरवरी 61 में ख्वाब देखा था और वो मेरे पास आए और कहा, भाई ब्रैनम, मेरे दिल में कुछ है और मैं आपको बताना चाहता हूँ। मैंने कहा, भाई जैक्सन बताएं। और भाई ने कहा, मैंने एक ख्वाब देखा है, और वो ये था। मैं खामोश बैठ गया और सुना और गौर किया। भाई ने कहा, मैंने ख्वाब में देखा कि एक बहुत बड़ा पहाड़ था, जैसे कि मैदान में कहीं नीली घास या कुछ और था, और कहा, उस पहाड़ के ऊपर जहाँ मट्टी थी पानी ने उसे धो दिया था, और वो पहाड़ की चोटी थी, और पहाड़ की चोटी ऐसी थी जिस तरह पहाड़ के ऊपर चोटी का पत्थर होता है, और ये पहाड़ था, वहाँ घास नहीं थी, और जहाँ से पानी ने धो दिया था तो उन चट्टानों पर कुछ पढ़ने के लिए लिखा हुआ था, और आप वहाँ खड़े हुए थे और जो उन चट्टानों पर लिखा था पढ़कर सुना रहे थे, और कहा, हम सब थे, और इस तरह से उसने रखा हुआ था, और कहा, जॉर्जिया के कुछ भाई और हर तरफ से हम सब इकट्ठे वहाँ थे, आपको तशरीह करते हुए सुन रहे थे जो वेद उस पत्थर पर जो चट्टान पर लिखे हुए थे, और कहा, फिर आपने हवा में से कुछ पकड़ा, कुछ लोहे की सलाख की तरह या बारूद की तरह था, क्या ऐसा ही था भाई? कुछ इस तरह का था जैसे एक तेज हथियार होता है, और कहा, ये आपने कैसे किया? मैं ये नहीं जानता। और कहा, आपने उस पहाड़ की चोटी को मार मार के काट दिया और उसकी चोटी को उखाड़ दिया, ये मखरूत की शक्ल थी, और आपने चोटी को जुदा कर दिया। और अब ये मखरूत के पैगाम की मुनादी करने से पहले कई महीनों और महीनों और महीनों हुआ था। और कहा, उसके नीचे सफेद ग्रेनाइट पत्थर था, और आपने कहा, इस पर सूरज या रोशनी पहले कभी नहीं चमकी थी, इसे गौर से देखो, गौर से देखो। और ये ठीक है, क्योंकि दुनिया की बुनियाद से पहले रोशनी मौजूद थी, हम सब ये जानते हैं, खुदा की रूह पानी की सतह पर जुम्बश करती थी, और फिर इब्तदा में उसने कहा, रोशनी हो जा, और कुदरती तौर पर वहाँ नीचे जब उस वक्त रोशनी बनाई गई थी, मगर इस पत्थर पर कभी रोशनी नहीं पड़ी थी, और उसने कहा, इसको देखो, इससे पहले रोशनी इस पर नहीं पड़ी, और फिर जब सब ऊपर आ गए तो मैंने उन्हें कहा, इसे देखो, और सब देखने के लिए ऊपर आ गए, मगर उसने कहा, जब वो सब उसके अंदर देख रहे थे तो उसने भी अपनी आंख से देखा, मेरा ख्याल था उसने मुझे देखा है, मैं एक तरफ निकल गया और मगरिब की जानिब जाना शुरू किया, जिस तरफ सूरज गरूब हो रहा था, पहाड़ के ऊपर आ रहा था और पहाड़ के नीचे जा रहा था, ऊपर आ रहा था और पहाड़ के नीचे जा रहा था, और छोटा हो रहा था और नजर से ओझल हो गया। और फिर जब उसने कहा, मैंने ये किया, उसने कहा, फिर कुछ देर बाद भाई घूमे और कहा, क्या वो गायब हो गया है? वो कहाँ चला गया है? और कहा, कुछ ने इधर का रास्ता लिया, कुछ ने उधर का रास्ता लिया, और कुछ ने कोई और रास्ता लिया, मगर बहुत थोड़े से रुके रहे और उसे ही देखते रहे जो कि मैंने उन्हें बताया था। अब ख्वाब की ताबीर पर गौर करें, मगर एक बात है जो मैंने कभी उसे नहीं बताई, बल्कि इनमें से कोई एक भी नहीं बताई, लेकिन मैंने कहा, हाँ, और मेरा दिल धड़क रहा था और मैं देख रहा था। अब ये बेद लिख, इंतजार करें, मैं थोड़ी देर के लिए इसे यही छोड़ूंगा। बहुत अरसा नहीं गुजरा, भाई बीलर भाई बिलर अक्सर हमारे साथ होते हैं, क्या आप यहाँ मौजूद हैं भाई बिलर? हाँ पीछे हैं। बिली ने कहा भाई बिलर बहुत परेशान है, उन्होंने एक अजीब ख्वाब देखा है। मैं भाई बिलर के यहाँ एक रात गया जब मैं लोगों को बुलाने जा रहा था, और उसने कहा, फिर उसने कहा भाई ब्रैनम मैंने एक अजीब ख्वाब देखा है। कहा मैंने एक ख्वाब देखा है कि मैं पानी की नदी के साथ मगरिब की जानिब जा रहा हूँ, और बाई जानिब एक सड़क है, और मैं बाई जानिब हूँ और सड़क पर मगरिब की जानिब जा रहा हूँ, और ऐसा लगता था जैसे मैं मवेशी चरा रहा हूँ। और वहाँ पहुँचने के बाद मैंने ध्यान दिया तो वहाँ दाईं तरफ आप थे और मवेशियों के बड़े झुंड को घेर रहे थे, और वहाँ बहुत ज्यादा चारा था। और कहा फिर आप उन मवेशियों को वापस नदी की तरफ लाना शुरू करते हैं, और ऐसा लग रहा था कि मवेशियों की देखभाल के लिए मुझे उसे सर हिलाकर इशारा कर देना चाहिए। और उसने कहा अब ये उन मवेशियों के लिए आसान होगा, और मैं जानता हूँ इस तरह वो कम अज कम मजामत में जाएंगे, लेकिन भाई ब्रहनम चाहते हैं कि वो इस नदी की दाई जानिब ठहरे रहे, इसलिए मैं नदी के उस पार जाकर उनको रोकूंगा कि वो इस पार ना आए, और उन्हें उधर ही रखूंगा। मगर उसने गौर किया कि मैं कभी भी मवेशियों के पीछे नहीं गया, मगर मैं मगरिब की जानिब चला गया। उसने कहा वो जरूर भटके हुओं को ढूंढ रहे होंगे। वो अपना ख्वाब मजीद बता भी ना पाए थे कि मैंने उसे देख लिया। और फिर गौर करें, उसने कहा वो मेरे बारे में थोड़ा चुकन्ना हो गए थे, लिहाजा वो मुझे देखने वापस गए, और कहा मैं एक मजबूत चट्टान पर आ रहा था और अचानक से मैं गायब हो गया, और वो हैरान हो गया कि क्या मसला है। वो नीचे चला गया और फिर उसके करीब एक छोटी सी नदी थी जो बाईं तरफ बट गई थी। भाई बिलर मेरा ख्याल है ये सच है। जी हाँ, और फिर उसने ये किया, मेरी तरफ खतरनाक झरने थे, और फिर उसने सोचा कि मैं इन झरनों में गिर गया हूँ और तबाह हो गया हूँ। फिर उसने गौर किया और चारों तरफ उन झरनों के साथ को देखा जो कि इस तरह नीचे चले गए थे, और जिसकी वजह से एक चश्मा फूट निकला था, मगर पानी वापस जमीन में नहीं जा रहा था। उसने दूसरी तरफ एक छोटी शाख या छोटी सी नदी देखी, और उसने कुछ जानवर भी देखे जिनके कान गोल थे, और कहा मेरा ईमान है कि मैं एक ले लूंगा, और वो पार चला गया। फिर मेरे बारे में उसने सोचना शुरू कर दिया, और वो एक छोटे से टीले पर चढ़कर इधर उधर देखने लगा कि वहाँ कोई छोटा सा एक किनारा हो जिस पर मैं चलकर आ सकूं। मगर उसने कहा वहाँ कुछ भी नहीं था, और वो परेशान हो गया। उसने कहा हमारे भाई के साथ क्या हुआ है? हैरत है, भाई ब्रैनम के साथ क्या हुआ है? और जब वो खौफ ज़दा हो गया तो उसने कहा उसने मुझे बोलते हुए सुना, और मैं एक पहाड़ की चोटी पर खड़ा हुआ था, और बहुत ज्यादा अरसा गुजरा है कि मैंने भाई बिलर को इस ख्वाब की तबीर बताई थी। उसे बताया था कि खुदावंद का इंतजार करें कि मैं किसी दिन आपके साथ एक जजीरे पर मिलूंगा, और वो वहाँ था। अब ख्वाब की तबीर ये है, वो नदी बहुत बड़ी थी, वो जिंदगी की नदी है। मैं उस पर मगरिब की जानिब जा रहा था, और इसी तरह वो भी, क्योंकि वो भी राह पर था, वो आहिस्ता आहिस्ता भाग रहा था उस राह पर, और दूसरी तरफ बहुत ज्यादा घास थी, लेकिन वहाँ बहुत सारी झाड़ियाँ और कांटे और जंगल भी था, मगर वहाँ बहुत सारी घास भी मौजूद थी। और फिर इसी तरह हम खुदावंद के लिए जुस्तजू कर रहे हैं, और खुदावंद की खुराक मुश्किल से पाते हैं। मवेशियों को घेरना ये कलीसिया थी, ताकि उनको इस तरफ रखे, क्योंकि मवेशी दरअसल चिकनी राह पर जाएंगे, अगर उनसे हो सके तो वो तंजीम में चले जाएंगे। सड़क एक तंजीम की नुमाइंदगी कर रही है, मैंने उसे सड़क पर दोबारा भेजा ताकि देखूं कि वो किसी तंजीम में ना चले जाए। इसलिए उसने वो दीवार देखी जिसको पार करना नामुमकिन था, जिसने मुझे मगरिब में जाने से रोक रखा था। वो टैक्स का केस गवर्नमेंट के साथ था, कोई भी इसे नहीं समझ सका कि मैं इसे कैसे बच निकला हूँ। ये वो दीवार थी जिसने मुझे रोक रखा था, मगर खुदावंद मुझे इसमें से निकाल कर ले आया, और मैं इस पर गालिब आया। भाई बिलर मैं आपको उस टापू में मिलूंगा। बस फिर इसके फौरन बाद भाई रॉय रॉबर्टसन, भाई रॉय क्या आप आज रात यहाँ हैं? हाँ मेरा ख्याल है, क्या इस तरफ है? उसने मुझे फोन करके बुलाया क्योंकि उसने ख्वाब देखा था, और उसने ख्वाब में देखा कि हम मवेशियों को घेर रहे थे। अब ये तीसरा वाला है, मवेशियों को घेर रहे हैं, और वहाँ पर पेट तक लंबी घास थी, यानी खुराक की बहुतात थी। हम सब भाई एक साथ इकट्ठे थे और हम खाना खाने की एक जगह पर आए और भाई फ्रेड सोथमैन खड़े हुए और कहा, एलिया जो के अजीम नबी है आज दोपहर यहाँ बोलेगा। और फिर जब हमने खाना खा लिया सब चले गए और वो हैरान हुआ कि वो जो बोला जाना था उसके लिए उन्होंने इंतजार क्यों नहीं किया। अब देखें ये कैसे बिल्कुल भाई जैक्सन से मिलता जुलता है। देखें ये वैसे ही मेल खाता है जैसा भाई बीलर ने कहा था, तलाश करने के लिए कोई भी नहीं रुका। गौर करें, फौरन इसके बाद बहन कॉलिंस, क्या आप यहाँ हैं? बहन कॉलिंस ने एक ख्वाब देखा था कि वो चर्च में है और ब्याह होने वाला है, और फिर जब उसने देखा तो उसने देखा कि एक कामिल दुल्हा आ रहा है, लेकिन दुल्हन कामिल नहीं थी, फिर भी वो दुल्हन थी। अब ये क्या है? कलीसिया। और वहाँ कुछ पाक ईशा जैसा था या एक इबादत हो रही थी, जैसे कि खाना तैयार किया जा रहा हो, और उसे ये इसलिए लगा क्योंकि उससे आगे भाई नेवल कलीसिया में खाना तकसीम कर रहे थे, लेकिन उसने कहा इतना अच्छा खाना तो उसने कभी नहीं देखा। उसे बहुत भूख लगी हुई थी, मगर हो सकता है कि उसने ये ख्वाब में सोचा हो कि उसे ये नहीं तकसीम करना चाहिए था। और वो और भाई वेलड खेत वाले घर को गए और खाया, और जब उन्होंने ऐसा किया तो दाएं हाथ वाली बत्ती बुझ गई। अब आप समझ गए हैं ये क्या है। अब ये खाना दुल्हन कामिल नहीं है, मगर दुल्हा कामिल है। दुल्हन अभी तक कामिल नहीं है, लेकिन वो खाना जो उनको दिया जा रहा था वो फितरी खाना नहीं था, वो तो रूहानी खाना था जो आपको अब तक मिल रहा है। अब आए इस चौथे ख्वाब पर थोड़ी देर रुकते हैं। भाई फ्रेड सोथमैन, भाई बैंक्स वुड, क्या आपको याद नहीं जब हम पिछले साल एरिजोना में थे, जब हम वहाँ जंगली सुरों का शिकार कर रहे थे और खुदावंद हम कलाम हुआ था? क्या आप नहीं जानते वो बातों को पूरा करता है? और दिखाया गया कि क्या होगा जब हम सड़क के साथ साथ चल रहे थे। अगर ये सच है तो आप दोनों भाई आमीन कहे, वो कभी नहीं भूलता। और एक दिन जब हम कार में सफर कर रहे थे तो मैंने एक रोया देखी और एक खुदावंद की तरफ से मुझ पर रोया आई, और मैं दूसरे मुल्क जाने की तैयारी के लिए उस वक्त वापस घर आ रहा था। और जब दूसरे मुल्क गया तब मैंने पानी के जहाज पर देखा या समुन्दर की तरफ जहाँ पानी के जहाज थे, और वहाँ पर एक छोटे कद के आदमी को देखा और उसने कहा, भाई ब्रैनम, मैंने आपके लिए कश्ती तैयार की है। और वो एक छोटी सी डोंगी थी, तकरीबन एक फुट लंबी और बर्फ की मानित सफेद थी। और उसने मुझसे कहा, ये आपके पार जाने के लिए है। ओ, मैंने कहा, ये बहुत छोटी है। उसने कहा, ये 40 मील फी घंटा की रफ्तार से जाएगी, इस तरफ से उस तरफ और उस किनारे से इस तरफ। लेकिन मैंने कहा, मुझे पार नहीं ले जा पाएगी। और फिर उसने नीचे देखा और कहा, तो फिर वैसे ही जाओ जैसे वो जा रहे हैं। मैंने देखा तो वहाँ भाई फ्रेड सोथमैन और भाई बैंक्सवुड थे, जो एक हरे रंग की छोटी कश्ती में बैठे हुए थे जिसके पीछे साजो सामान पड़ा हुआ था। भाई बैंक्स ने इस तरह मुड़ी हुई टोपी पहनी हुई थी। भाई फ्रेड ने अपने हाथ में एक इश्तहार पकड़ा हुआ था और उसने कहा, उनकी तरह जाओ। मैंने कहा, नहीं, मैं नहीं जाऊँगा। और इस शख्स ने उनसे कहा, छोटे आदमी ने कहा, क्या आप कश्ती चलाने वाले हैं? भाई बिंस ने कहा, जी हाँ। भाई फ्रेड ने कहा, जी हाँ, लेकिन मैंने कहा, ये नहीं है, मैं मलाह हूँ और मैं जानता हूँ कि मैं इस तरह से नहीं जाऊँगा, और मैं पक्का हूँ कि मैं इस तरह से नहीं जाऊँगा। कहा, क्या तुम इनके साथ नहीं जाओगे? मैंने कहा, नहीं नहीं। और ठीक मैं घूमा, और जब मैंने ये किया तो वो छोटा आदमी रुक गया और मेरे अच्छे भाई भाई ऑर्गन ब्राइड में तब्दील हो गया। और इस रोया में वापस पीछे गया और वहाँ एक छोटी लंबी इमारत थी, और फिर एक आवाज ने मुझसे कहा, और आप सबको ये याद होगा, ये बोतों को आप में से याद होगा, आवाज ने मुझसे कहा, खुराक लाओ, इसे जखीरा करो, इन्हें यहाँ रोके रखने का सिर्फ यही एक तरीका है कि इन्हें खुराक दो। और मैं जो अंदर लाया वो बड़े बड़े डब्बों में खूबसूरत तरीन गाजरें और खूबसूरत तरीन सब्जियां और दूसरी चीजें थी जो मैंने कभी नहीं देखी थी। क्या आपको अब वो रोया याद आ गई है? और देखे, मैंने बाद में आपको इसकी ताबीर भी बता दी थी। मुझे भाई ऑर्गन ब्राइट और जोरिक के साथ 5 रोजा इबादत के लिए स्विट्जरलैंड जाना था। इससे पहले ये जाहिर हो, मैंने भाइयों को पहले ही बता दिया था मैं नहीं जाऊंगा। और मैं वहाँ भाई वेल्च एवंस के साथ था जब इसकी ताबीर बताई गई थी। एक रात मेरा ख्याल है भाई वेल्च मुझे लेने आए थे और हम मछली के शिकार पर जा रहे थे और कहा भाई ऑर्गन ब्राइट बुला रहे हैं। मैंने कहा ठीक है, ये यहाँ है, तू मुझे लग रखना चाह रहे हैं। और बहुत मर्तबा भाई माइनर की वजह से नहीं, वो तो अच्छे दोस्तों में से एक है, लेकिन कभी कभी बिलफर्ज वो कर सकते हैं। बिलफर्ज वो ये सोच सकते हैं कि आप तो वहाँ उनकी तालीम के खिलाफ मुनादी करने जा रहे हैं, मगर वो फक्त कहते हैं आप तो वहाँ अपने दोस्त बनाने जा रहे हैं। और उन्होंने मुझे बुलाया और कहा, भाई ऑर्गन ब्राइट ने मुझे बुलाया और कहा, भाई ब्रैनम यही तो है जो रू ने कहा है। कहा आप आए और अपनी बीवी को अपने साथ लाए। कहा क्योंकि आपको बहुत ज्यादा मुनादी नहीं करनी होगी। कहा क्योंकि मेरा ख्याल है कि उन्होंने आपको सिर्फ एक रात के लिए बुलाया है। और कहा हो सकता है शायद आप एक रात भी मुनादी ना कर पाए। और मैंने कहा नहीं। कहा अच्छा है, आप और आपकी बीवी आए, आप सब आए और देखे, अगर आप आते हैं तो मैं आपको तफरी के लिए ले चलूंगा। हो मेरी बीवी और आपकी बीवी और हम सब स्विट्जरलैंड से होते हुए फलस्तीन जाएंगे। और मैंने कहा नहीं, मेरे पास ताबीर थी। मैंने भाई वेल्च या भाई फ्रेड या इन सबको बताया, मैं आपको ये सब बताऊंगा, मगर पहले मेरी बीवी को कुछ कहना है। और जब मैंने उसे बुलाया तो उसने जाने से इनकार कर दिया। मैंने कहा ये है यहाँ, समझे? अब देखे, वो छोटी कश्ती एक इबादत थी, ये बिल्कुल यहाँ किनारे पर जाने के लिए एक इबादत थी, मगर ये काफी नहीं थी। वो सफेद और अच्छी थी मुझे समंदर पार बुलाने के लिए। भाई फ्रेड और ये भाई जो रोया में थे, वो ये जाहिर कर रहे हैं वो मौज मस्ती के लिए तफरी पर जाए, मगर ये करने के लिए मैंने बिल्कुल तवज्जो नहीं दी और इस बात का इनकार किया कि वो मलाह है। इसका मतलब ये है कि वो मुनाद नहीं है, मैं मुनाद हूँ। और फिर वो खुराक जो उस छोटी लंबी इमारत में थी, मेरा बैरून ममालिक नहीं जाना था और वापस इस छोटी इमारत में आना था। और हमने दर्जनों टेप तैयार किए मखरूत और बाकी बातों पर, लोगों को ये दिखाने के लिए कि हम किस जमाने में रह रहे हैं। अब दूसरे ख्वाबों के साथ इसका मुवाजना करें। ये रोया थी, खुराक यह है, यही वो मकाम है। गौर करें, फिर क्या हुआ? फिर इसके बाद चौथी रोया आई, यह चौथा ख्वाब मुझे बताया गया। भाई परनेल आते हैं, वो यही कहीं है, यही पर है। और बिली यहाँ नहीं था और वो शख्स जज्बाती था। वो ब्लूमिंगटन से, या मेरा ख्याल है बेडफोर्ड से आया था, या लिफाइट से था जहाँ इबादत हुई थी। और उसने ख्वाब देखा था और वो भाई वुड के पास आया था और उसने कहा मैं इसे ऐसे ही नहीं छोड़ सकता, मुझे किसी भी तरह ये भाई ब्रैनम को बताना है, इससे मैं परेशान हूँ। और खुदा जानता है उनमें से सिर्फ एक ख्वाब नहीं था, बल्कि वो इस तरह आए 1 2 3 4 5 6। भाई परनेल ने कहा मैंने एक अजीब ख्वाब देखा, मैंने ख्वाब में देखा कि मैं वहाँ एक इबादत पर जा रहा हूँ और किसी न किसी तरह यहाँ नए चर्च में भी वैसी ही इबादत है। और कहा ये नया चर्च, वो हैरान हुआ ये कैसे आया, ये क्यों दोनों आपस में इस तरह ताउन नहीं करते। और कहा वो वहाँ खड़ा हुआ था जब तक, ठीक मैं यहाँ था, मैं फक्त इंतजार करूँगा और मैं इबादत में जाऊँगा। और कहा एक आदमी इमारत में आया जो ब्राउन सूट पहने हुए था और एक किताब, मेरा ख्याल है वो लिख रहा था, और उसने भाई परनेल को बताया और कहा ये इख्तितामी इबादत है, ये सिर्फ डीकनों और ट्रस्टियों के लिए है। और ठीक उसे इस पर बुरा लगा, बस वो उस नए चर्च के दरवाजे से जो कि मरम्मत करके बनवाया गया था बाहर निकल गया। और जब वो बाहर गया तो बर्फबारी हो रही थी, सर्दी का मौसम था और मौसम खराब था, और उन लोगों में से किसी को भी इसके बारे में कुछ भी पता नहीं था। और जब वो दरवाजे से बाहर निकला तो मैं वहाँ खड़ा था और मगरिब की जानिब देख रहा था। मैंने कहा भाई परनेल अपने आप को अकेला मत महसूस करें, मैं आपकी रहनुमाई करूंगा कि आपको क्या करना चाहिए। और भाई परनेल और उनमें से हर एक जानता है कि मैंने उन्हें इसकी ताबीर कभी नहीं बताई थी, अब तक भी नहीं। इसे तब भी देख रहा था जब वो उसे बता रहे थे। क्या आपने गौर किया भाई परनेल, मैं वहाँ से कितनी जल्दी निकल गया था ताकि आपको कुछ बताना ना पड़े, और वहाँ से चला गया और भाई वुड से और किसी से भी कुछ ना कहा, फक्त इसे छोड़ दिया क्योंकि मैं देखना चाहता था कि ये क्या रहनुमाई करता है। बाद में आपने मुझे कहते हुए सुना होगा कि मैं परेशान हूँ, ये वही था। और फिर भाई परनेल ने उसने कहा, बल्कि मैंने उससे कहा, भाई परनेल शुरू करें और पहला मकाम जो आप पाएंगे वो सफूरा होगा। सफूरा, सफूरा जिसका मतलब है हाइफ़न या रुकना या वगैरह वगैरह। मैंने कहा वहाँ मत रुके, फिर आगे बढ़े तो आप एक बूढ़ी औरत को पाएंगे, मगर आप वहाँ मत रुकना, फिर आगे बढ़ना तो आप एक हकीकी बूढ़ी खातून को पाएंगे, वहाँ भी मत रुके। और सारा वक्त हम वहाँ बर्फबारी में चलते फिरते रहे और मैं बातचीत करता रहा। और मैंने कहा जब तक मेरी बीवी आपको ना मिले चलते जाना, और जब तुम्हें मेरी बीवी मिल जाए फिर वहाँ रुक जाना। और फिर उसने देखा कि हम बर्फबारी से बाहर बियाबान में हैं और मैं गायब हो गया। और उसने पीछे मुड़कर देखा तो उसकी बीवी कुएं में से पंप के साथ पानी निकाल रही थी और कुछ खादम उसे खींच रहे थे, उसे पंप के पास से खींच रहे थे। वो उसकी तरफ देख रही थी और वो जाग उठा। यह है आपके ख्वाब की ताबीर, और मैं आपको उसी रात बता सकता था, मगर मैं बस चला गया। वो सफूरा एक बूढ़ी औरत है और एक दूसरी असल बहुत ही बूढ़ी खातून है, और ये कलीसियाएं हैं, समझे? सफूरा दर हकीकत मूसा की बीवी थी, सफूरा। और हम देखते हैं कि मैंने उससे ख्वाब में कहा इसके पास मत रुकना, इसे कतई नजर कि वो कितनी बूढ़ी है, वो तंजीमें हैं, उनके पास मत रुकना, वो अपना वक्त पूरा कर चुकी है। मगर जब वो मेरी बीवी के पास आता है जो कि मेरी कलीसिया है जिसे यीशु मसीह ने मेरे पास भेजा है, और इस आखिरी जमाने में वो यहाँ है, वहाँ रुके और मैं मगरिब की तरफ चला गया। फिर बेन स्टेफी, हो सकता है कि वो यहाँ ना हो क्योंकि वो अस्पताल में थी, मैं नहीं जानता कहाँ पर है। क्या बेन स्टेफी? जी हाँ, वो यहाँ है। बहन स्टेफी मेरे घर पर दुआ के लिए आई थी इससे पहले कि वो सर्जरी के लिए अस्पताल जाती, ताकि खुदा उसकी मदद करे और बरकत दे, और यकीनन खुदा ने ऐसा ही किया। और उसने कहा, भाई ब्रहनम, मैंने एक अजीब ख्वाब देखा है। मैंने कहा, हाँ? और उसने कहा, मैंने ख्वाब में देखा कि मैं मगरिब में हूँ, और मैं ये छठा है। और उसने कहा, मैंने ख्वाब में देखा कि मैं मगरिब में हूँ और घूमने वाली सरजमीन में हूँ, और जब मैंने पहाड़ की चोटी पर देखा तो वहाँ एक हकीकी बुजुर्ग अपनी लंबी सफेद दाढ़ी के साथ खड़ा हुआ था, और बाल बढ़कर उसके मुंह पर बिखरे हुए थे, और उसने सफेद रंग का लबास पहना हुआ था। कहा वो हवा से उड़ रहा था। मैंने सोचा इस तरह तो बेन स्टेफी बिल्कुल ठीक है, और कहा मैं पास आती गई और वो पहाड़ की चोटी पर खड़ा मगरिब की तरफ देख रहा था, और कहा मैं हैरान थी वो बूढ़ा आदमी कौन है, और वो करीब करीब होती गई, और जब वो बहुत करीब हो गई तो उसने पहचान लिया कि वो कौन था। वो ना मरने वाला एलिया था, वो नबी वहाँ खड़ा हुआ मशरिक की तरफ देख रहा था। उसने कहा मुझे जरूर उससे मिलना चाहिए, वो जरूरतमंद थी, और वो पहाड़ की चोटी की तरफ गई और वहाँ उससे बोलने के लिए गिर पड़ी एलिया के नाम में, और कहा जब वो बोली तो उसने एक आवाज सुनी जिसने कहा सुन स्टेफी, तुम क्या चाहती हो, और वो मैं था। बहन स्टेफी, आपका ख्वाब वही पूरा हो गया था। इसके फौरन बाद मैं लुइसविल में चला गया था, जो उसकी जरूरत थी वो दुआ थी, समझे? और वो अस्पताल में तंदुरुस्त हो गई, और मेरा वो निशान कि मगरिब की तरफ जा रहा हूँ और मशरिक की तरफ देख रहा हूँ अपने गले के लिए था। गौर करें, क्या मैं लुइसविल चला गया, और जब मैं वापस आया तो मैंने अपने दरवाजे की तरफ जाना शुरू किया, और वहाँ मेरे दरवाजे पर लकड़ियों का ढेर लगा हुआ था। मिस्टर गोइंस, जो यहाँ सिटी स्ट्रीट के थे, गली से निकल रहे थे, उसने कहा बिली यहाँ आओ। कहा तुमको अपना गेट यहाँ से हटाना पड़ेगा, और ये चीजें भी, ये जंगला पत्थर और दरवाजों के साथ ये जंगला वगैरह भी। मैंने कहा ठीक है बिल, मैं ये करूँगा। कब? उसने कहा मैं आपको बता दूंगा, मैं आपको बताऊंगा कब करना है। मैंने कहा ठीक है, साल के आगाज में वो इसे करने जा रहे थे। मैंने कहा ठीक है, बस मैंने वापस घर जाना शुरू किया और मेरी बीवी ने कहा मुझे फौरन परचून लेने जाना है, और मैं गली से नीचे की तरफ गया और एक लड़का रेमंड किंग जो शहर का इंजीनियर है मुझे मिला। मैं हमेशा उसे कीचड़ कान कहा करता था क्योंकि जब हम छोटे थे तो इकट्ठे तैरते थे। उसने एक लड़के के कान पर काली कीचड़ लगा दी थी और हम हमेशा उसे कीचड़ कान कहते थे। वो मुझसे अगली गली में रहता था, बाईवुड से तकरीबन एक दरवाजे नीचे, और बस मैंने कहा कीचड़ एक मिनट यहाँ आओ। उसने कहा ठीक है बिली, और वो आ गया। मैंने कहा ये लकड़ी के खम्भे तूने क्यों उखाड़े हैं? उसने कहा बिली वो ये सब कुछ लेने जा रहे हैं। कहा ये सारे दरख्त, ये सारे जंगले, ये सब कुछ हटाना है। मैंने कहा भाई इंजीनियर ने मुझे बताया था कि मेरी प्रॉपर्टी सड़क के दरमियान में आ रही है। कहा हाँ, मगर वो इसे बढ़ाने जा रहे हैं और किसी भी तरह अंदर लेने जा रहे हैं। और कहा इस तरह मेरी भी? मैंने कहा भाई बाईवुड तो एक पत्थरों के मिस्त्री हैं, और मैंने कहा मैं उनसे इसे पीछे हटवा लूंगा। बोला कि बिली इसे मत छूना, ठेकेदार को इसे करने दो। क्या ये पादरी का घर है? मैंने कहा जी हाँ जनाब। कहा तो फिर इसे ही करने दो। कहा तुम जानते हो मेरा क्या मतलब है? मैंने कहा जी हाँ। और मैं मुड़ गया और फिर फौरन किसी चीज ने मुझे हिला दिया। मैं अपने घर गया और मांद वाले कमरे में चला गया और वहाँ किताब को उठाया तो ये बात वहाँ थी। वो सीमेंट के ब्लॉक नहीं थे, वो पत्थर थे। मैंने कहा मेडा तैयार हो जाओ। मुसलसल इन छह ख्वाबों में और फिर इन रोयाओं में जब ये बातें जाहिर हो तो मगरिब की तरफ चले जाना। मैंने ट्यूसान में बात की। भाई नॉर्मन के पास एक जगह थी। मुझे नहीं मालूम मैं कहाँ जा रहा हूँ, मुझे नहीं मालूम क्या करना है। मैं तो बस खड़ा हुआ था, मुझे नहीं मालूम कि क्या करना है। मैं घर छोड़ रहा था, मेरे पास तो किराया देने के लिए भी कुछ नहीं था। एक हफ्ते की मेरी आमदनी $100 थी और घर के लिए तकरीबन मुझे $100 देने होते थे। मैं यहाँ अपने भाइयों और बहनों के दरमियान था जहाँ से मुझे प्यार मिला, और मैं जा रहा हूँ। मैं नहीं जानता था, मैं नहीं जानता क्यों, क्यों आपको नहीं बता सकता, मगर एक बात है जो मैं जानता हूँ, मुझे वो करना है जो वो कहता है। मुझे नहीं मालूम किस रास्ते पर मुड़ना है, क्या करना है, ये मेरा काम नहीं। मैंने ख्याल किया क्या जब इब्राहिम से कहा गया था तो उसने भी ऐसा ही महसूस किया होगा, दरिया के उस पार चले जाओ। वो नहीं जानता था क्या करना है, मगर परदेशियों की तरह अपने आप को अलग करना है। मुझे भी नहीं पता था कि क्या करना है। गुज़िश्ता हफ्ते की सुबह, कल से पीछे एक हफ्ता, तकरीबन सुबह 3 बजे मैं उठ गया और पानी पिया और जोजफ पर उसके कमरे में कंबल दिया, और जब मैं फिर सो गया तो मुझे फिर ये छोटे छोटे ख्वाब और मुख्तलिफ चीजें नजर आई। आप इस पसे मंजर को देखेंगे जो मैं बताने की कोशिश कर रहा हूँ। मैंने जोजफ पर कंबल दिया और वापिस आ गया और लेट गया और सो गया, और फिर मैंने एक ख्वाब देखा। और मैंने एक ख्वाब देखा कि एक आदमी है जो मेरे बाप की तरह लग रहा है, गोया वो बड़ा लंबा चौड़ा आदमी था। और मैंने एक औरत को देखा जो मेरी माँ की तरह लग रही थी, और फक्त वो सिर्फ मेरी माँ की तरह ही नहीं लग रही थी। और वो आदमी अपनी बीवी के साथ अच्छा सलूक नहीं करता था, और उसके पास एक 3 कोने वाली छड़ी थी। और उसने वो छड़ी कहाँ से काटी थी और कैसे बनाई थी? आप जानते हैं एक लकड़ी को काट कर उसको छाटा जाता है, आप जानते हैं इस तरह 3 कोने वाली छड़ी बनाई जाती है। और हर मर्तबा जब वो औरत खड़ा होने की कोशिश करती तो उसे गर्दन से पकड़कर उसके सर पर मारता था, और वो वहाँ पड़ी रहती थी, और फिर वो उसे झिड़कता और उस पर चिल्लाता था तो भी वो दोबारा उठने की कोशिश करती थी। और वो लंबा चौड़ा आदमी घुमंड से सीना चौड़ा करके चारों तरफ घूमता, और जब वो फिर से उठती तो उसे गर्दन से पकड़ता और वो 3 कोने वाली छड़ी लेकर उसके सर पर मारता था और उसे नीचे गिरा देता था, पीछे जाता था और अपना सीना चौड़ा करता था जैसे कि वो बहुत अच्छा काम कर रहा है, और मैं वहाँ दूर खड़ा हुआ देख रहा था। मैंने सोचा मैं इस आदमी से निपट नहीं सकता, ये बहुत बड़ा है, और फिर ये मेरे बाप की तरह नजर आ रहा है, मगर ये मेरा बाप नहीं है। और मैंने कहा इसको इस औरत के साथ ऐसा सलूक करने का कोई हक नहीं है, और मैं उसकी वजह से थोड़ा परेशान था। बस फिर अचानक से मुझ में हिम्मत आ गई और मैंने उसके पास जाकर उसका कॉलर पकड़ लिया और उसे घुमा दिया, और मैंने कहा तुम्हें इस औरत को मारने का कोई हक नहीं। اور جب میں نے یہ کہا تو مسلس بڑھنے لگے اور میں ایک جبار دکھنے لگا، اور جب آدمی نے ان مسلس کو دیکھا تو وہ مجھ سے ڈر گیا، اور میں نے کہا اگر تم نے اسے دوبارہ مارا تو مجھ سے نمٹنا پڑے گا، اور وہ پھر اس کو مارنے سے ہچکچایا اور پھر میں جاگ گیا، اور میں وہاں تھوڑی دیر لیٹا رہا۔ میں نے سوچا یہ کیا ہے، میں نے اس عورت کے بارے میں عجیب خواب دیکھا ہے، اور کچھ ہی لمحوں میں وہ آ گیا اور مجھے تعبیر مل گئی۔ وہ عورت آج کی عالمگیر کلیسیا کو ظاہر کرتی ہے، پوری دنیا کو، اور میں اس الجھن میں پیدا ہوا اور میں یہاں ہوں۔ وہ عورت ایک طرح سے میری ماں کی طرح لگتی ہے، اگرچہ وہ قصبیوں کی ماں ہے تو بھی میں اس میں پیدا ہوا تھا، اور اس کا شوہر تنظیم ہے جو اس پر حکومت کرتا ہے۔ وہ تین کونے والی چھڑی جس سے اس کی پٹائی ہوئی، وہ تنظیمی بپتسمہ ہے غلط ناموں میں۔ جب بھی وہ اٹھنا شروع کرتی ہے تو جماعت اسے قبول کرتی ہے، مگر اسے ڈنڈے کی مار سے گرا دیا جاتا ہے، اور اس طرح وہ بہت بڑا ہو جاتا ہے۔ میں گھومتا ہوں، مگر اس سے تھوڑا ڈر رہا تھا، اور پھر کسی بھی طرح میں نے اس سے ٹکر لے لی، اور یہ مسلس ایمان کے مسلس تھے۔ اس سے میں سوچنے لگا اگر خدا میرے ساتھ ہے تو مجھے مسلس دے سکتا ہے تاکہ میں اس کے لیے کھڑا ہو جاؤں اور اس کی پٹائی بند کراؤں۔ شاید یہ دن کے 10 بجے کا وقت تھا جب میری بیوی کمرے میں آنے کی کوشش کر رہی تھی، اور ایسا ہوا، اور میں اس صبح رویا میں چلا گیا۔ اور یہ کسی بھی طرح، اب یاد رکھیں، یہ ایک خواب نہیں تھا۔ خوابوں اور رویاؤں میں فرق ہے۔ خواب تب آتے ہیں جب آپ نیند میں ہوتے ہیں، رویاؤں تب آتی ہیں جب آپ نیند میں نہیں ہوتے۔ ہم اس طرح پیدا ہوئے ہیں۔ جب عام آدمی کوئی خواب دیکھتا ہے تو اپنی تحت الشوری میں ہوتا ہے، اور اس کی تحت الشوری اس سے دور ہوتی ہے۔ اس کے حواس تب کام کرتے ہیں جب وہ اپنے پہلے شعور میں ہوتا ہے۔ اس شعور میں آپ نارمل ہوتے ہیں، آپ دیکھتے ہیں، چکھتے ہیں، چھوتے ہیں، سونگھتے ہیں اور سنتے ہیں، مگر جب آپ نیند میں ہوتے ہیں تو تحت الشوری میں ہوتے ہیں، تو پھر آپ دیکھتے، چکھتے، چھوتے، سونگھتے اور سنتے نہیں ہیں، مگر جب آپ خواب دیکھتے ہیں تو کچھ ہوتا ہے۔ تو پھر جب واپس شعور میں آتے ہیں، اور یہاں پر یاداشت ہوتی ہے جو آپ یاد رکھتے ہیں، جو سالوں پہلے آپ نے خواب میں دیکھا ہوتا ہے۔ عام انسان اسی طرح کا ہوتا ہے، لیکن جب خدا کسی چیز کو پہلے سے مقرر کر دیتا ہے تو یہ تحت الشوری یہاں سے دور نہیں ہوتی، یعنی نبی سے، مگر دونوں شعور مل کر اکٹھے ہوتے ہیں، اور نبی کو رویا کے لیے سونا نہیں پڑتا، وہ اپنے حواس میں رہتا ہے اور اسے دیکھتا ہے۔ ایک دن میں اس کی تفسیر کچھ ڈاکٹروں کے لیے کر رہا تھا، اور وہ کھڑے ہو گئے اور کہا بہت ہی اعلیٰ ہے، ایسی بات تو کبھی سوچی بھی نہیں۔ جب میں ویو ٹیسٹ پر بات کر رہا تھا تو انہوں نے کہا کہ میں انہوں نے پہلے ایسے کبھی نہیں دیکھا تھا، سمجھے، بولے بھائی آپ کے ساتھ کچھ ہوا ہے، اور میں نے کہا میں نے بتایا، تو اس نے کہا بالکل یہی ہے، سمجھے، دو شعور ایک ساتھ اکٹھے بیٹھے ہیں، میں اس میں کچھ نہیں کر سکتا، بالکل کسی دوسرے کی طرح، اور میں کسی سے بڑھ کر نہیں ہوں، یہ تو بس خدا نے اس طرح کا بنا دیا ہے۔ آپ سوئے ہوئے نہیں ہوتے، مگر ایسے لگتا ہے جیسے سوئے ہوئے ہیں، آپ یہاں کھڑے ہوئے اس طرح دیکھ رہے ہوتے ہیں، اور آپ سب نے یہ پوری دنیا میں دیکھا ہے، آپ سوتے نہیں ہیں۔ جب آپ ممبر پر لوگوں سے باتیں کر رہے ہوتے ہیں، آپ مجھے رویاؤں میں جاتے اور واپس آتے دیکھتے ہیں۔ جب میں آپ کے ساتھ کہیں پر بھی کار پر جاتا ہوں اور آپ کو وہ باتیں بتاتا ہوں جو ہونے والی ہوتی ہیں، اور وہ کبھی ناکام نہیں ہوئی، کبھی نہیں۔ کیا کسی نے اسے ناکام ہوتے ہوئے دیکھا ہے؟ نہیں، نہیں جناب، یہ ناکام نہیں ہو سکتی، یہ ناکام نہیں ہوگی جب تک یہ خدا ہے۔ غور کریں، ٹھیک ممبر پر ہزاروں بلکہ لاکھوں لوگوں کے سامنے، یہاں تک کہ دوسری زبان والوں کے سامنے بھی، میں نہیں وہ زبان بول سکتا، پھر بھی یہ ناکام نہیں ہوتا، سمجھے، کیونکہ یہ خدا ہے۔ اب اس رویا میں، جیسے میں بول رہا تھا، میں نے نگاہ کی اور میں نے ایک عجیب چیز دیکھی۔ اب یہ مجھے اپنے چھوٹے بیٹے جوزف کی طرح لگا جو کہ میرے پاس تھا، میں اس سے باتیں کر رہا تھا۔ اب اگر آپ نے رویا کو بہت غور سے دیکھا ہو تو آپ دیکھیں گے کہ جوزف وہاں کیوں کھڑا ہوا تھا۔ اور میں نے دیکھا تو وہاں ایک بڑی جھاڑی تھی، اور اس جھاڑی پر ایک پرندوں کے جھنڈ میں چھوٹے چھوٹے پرندے تھے جو کہ تقریباً آدھا انچ چوڑے اور آدھا انچ لمبے تھے، وہ تھوڑے بڑے تھے، ان کے چھوٹے پنکھ نیچے کو پھڑ پھڑا رہے تھے، اور وہاں تقریباً 2 یا 3 چوٹی کی ڈالی پر، 6 یا 8 اگلی ڈالی پر، اور 15 یا 20 اس سے اگلی ڈالی پر نیچے آتے ہوئے مخروط کی شکل میں بیٹھے ہوئے تھے۔ और वो छोटे परिंदे या वो छोटे पैगंबर काफी थके हुए थे और वो मशरक की तरफ देख रहे थे और मैं रोया में ट्यूसान एरिजोना में था। बस उसने किसी मकसद के लिए किया कि वो नहीं चाहता था कि मैं उसे पहचानने में नाकाम रहूं। मैं रेगिस्तान में था और अपने ऊपर से रेत उतार रहा था और मैंने कहा अब मैं जानता हूँ कि ये रोया है और मैं ये भी जानता हूँ कि मैं ट्यूसान में हूँ और मैं जानता हूँ ये छोटे परिंदे किसी चीज की नुमाइंदगी कर रहे हैं और वो मशरक की तरफ देख रहे थे और अचानक ही वो उड़ने के लिए तैयार हुए और वो मशरक की तरफ उड़ गए और जैसे ही वो उड़ गए तो फिर बड़े परिंदों का झुंड आ गया। वो फाख्ता की तरह लग रहे थे, नोकीले पर कुछ स्लेटी रंग के थे, पहले वाले पैगंबरों से थोड़ा सा हल्का रंग था और वो तेजी से मशरक की जानिब आ रहे थे। और वो अभी तक मेरी नजर से ओझल नहीं हुए थे और मैं फिर से मगरिब की तरफ देखने को मुड़ा और वहाँ ये वाकया हुआ। वहाँ एक धमाका हुआ था जिसने दरअसल पूरी जमीन को हिला दिया था। अब आप जो टेप सुन रहे हैं इसे मत खोए बल्कि गौर से ठीक तरह से इसे सुने। पहले ये एक धमाका है और मैंने सोचा ये आवाज तो किसी बाढ़ को तोड़ने की आवाज है या जो कुछ भी आप इसे कहते हैं। जब हवाई जहाज आवाज को पार करते हैं और फिर आवाज वापस जमीन की तरफ आती है, फक्त एक गर्ज की तरह हर चीज को हिला देती है। फिर ऐसा भी हो सकता है कि जैसे जोरदार गर्ज या बिजली चमकने के वक्त होता है और ये सुनने में ऐसे लगा जैसे मशरक में मेरी तरफ मैक्सिको की जानिब हुआ है, मगर उसने जमीन को हिला दिया। और जब ये हुआ तब भी मैं मगरिब की तरफ देख रहा था और वहाँ अब्दियत में मैंने देखा कि किसी चीज का झुंड आ रहा है और इस तरह नजर आ रहा था गोया जैसे छोटे छोटे नुक्ते हो। वो पांच से कम नहीं और सात से ज्यादा नहीं थे, मगर वो मखरूत की शक्ल में थे जैसे कि वो पैगंबर आ रहे थे। और जब ये हुआ तो कादरे मुतलिक खुदा की कुवत ने मुझे उनसे मिलने के लिए उठा लिया और मैं इसे देख सकता हूँ। मैं इससे कभी अलग नहीं हुआ, 8 दिन गुजर चुके हैं और मैं इसे अभी तक नहीं भूला। मुझे कभी भी किसी चीज ने इतना परेशान नहीं किया जितना कि इसने किया। मेरा घराना आपको बता सकता है, मैं उन फरिश्तों को देख सका, उनके पीछे मुड़े हुए पंख थे, इतनी तेजी से चल रहे थे कि हवा भी तेज नहीं चल सकती। वो अब्दियत से पल भर में आ गए जैसे कि पलक झपकते हैं, इतना भी नहीं कि पलक झपक लूं, इससे पहले ही वो वहाँ थे। मेरे पास गिरने के लिए वक्त नहीं था, मेरे पास इससे बढ़कर वक्त नहीं था कि उन्हें देख सकूं। ताकतवर फरिश्ते, अजीम कुव्वत से भरपूर फरिश्ते जो बर्फ की मानिंद सफेद थे, परों के जोड़े और सर थे और वो कर रहे थे। और जब ऐसा हुआ तो मैं मखरूत के लिए एक झुंड में उठा लिया गया और मैंने सोचा अब ये है। मैं पूरी तरह से सुन हो गया था और मैंने कहा ओ मेरे खुदाया, इसका मतलब है कि एक धमाका होगा जो मुझे मार डालेगा। अब मैं अपनी जिंदगी की राह के इख्तिताम पर हूँ। मुझे ये अपने लोगों को बताना नहीं चाहिए था, इस रोया को छोड़ देना चाहिए था और मैं नहीं चाहता कि मेरे लोग इसके बारे में जाने, मगर मेरे आसमानी बाप ने मुझे बता दिया है कि मेरा वक्त पूरा हो गया है और मैं अपने घराने को बताना नहीं चाहूंगा, इसलिए कि वो मेरे बारे में फिक्रमंद रहेंगे, क्योंकि उसके जाने के लिए ये तय हो गया है और वो फरिश्ते मेरे लिए आए हैं। और क्या अब बहुत जल्द किसी किस्म के धमाके से मैं मर जाऊंगा? मैं उस झुंड में था तो फिर ये बात मेरे पास आई, नहीं ये ऐसा नहीं है। अगर इससे तुम मर गए होते तो जोसेफ भी मर गया होता। और मैंने सुना कि जोसेफ मुझे पुकार रहा था। ठीक, मैं फिर से घूमा। मैंने सोचा खुदावंद खुदा, इस रोया का क्या मतलब है? और मैं हैरान था। और फिर ये मेरे पास आया, आवाज नहीं, सीधा ये मेरे पास आया। ओ, ये तो खुदावंद के फरिश्ते हैं और मुझे मेरा नया इख्तियार देने आए हैं। और फिर मैंने ये सोचा और अपने हाथ ऊपर उठा लिए और मैंने कहा ऐ खुदावंद यीशु, आपके पास अब मेरे करने के लिए क्या है? और रोया चली गई और तकरीबन 1 घंटे तक मैं कुछ भी महसूस न कर सका। अब आप लोग जानते हैं कि खुदावंद की बरकत क्या होती है, مگر خداوند کی قدرت بہت مختلف ہوتی ہے۔ خداوند کی قدرت ان مقاموں میں ہوتی ہے۔ میں نے پہلے بھی کئی مرتبہ رویا میں محسوس کیا ہے، مگر اس طرح کبھی نہیں کیا تھا۔ میں نے تقدیس کا ڈر محسوس کیا۔ ان چیزوں کی حضوری میں اتنا ڈر گیا تھا کہ میں مفلوج سا ہو گیا تھا۔ میں سچ کہتا ہوں جیسے پالوس کہتا ہے، میں جھوٹ نہیں بولتا۔ آپ نے کبھی بھی ان باتوں میں مجھے غلط ہوتے ہوئے نہیں دیکھا۔ کوئی چیز ظاہر ہونے والی ہے۔ پھر کچھ دیر بعد میں نے کہا، خداوند یسوع، اگر مارا جانے والا ہوں تو مجھے بتا دے، اس لیے تاکہ میں اپنے لوگوں کو نہ بتاؤں، لیکن اگر یہ کچھ اور ہے تو مجھے بتا۔ مگر کوئی جواب نہ ملا۔ تقریباً آدھا گھنٹہ، یا میرا خیال ہے اس سے زیادہ وقت تھا، جب روح مجھے چھوڑ کر چلا گیا تو میں نے کہا، خداوند، اگر یہی ہے کہ میں مارا جانے والا ہوں اور تیرا ساتھ میرے لیے اس زمین پر ختم ہو گیا ہے اور اب مجھے گھر واپس جانا ہے، تو اگر یہی ہے تو اچھا ہے، ٹھیک ہے۔ اس لیے میں نے کہا، اگر یہ ہے تو مجھے بتا دے اور اپنی قوت کو واپس مجھ میں انیل دے، پھر میں جان جاؤں گا۔ مجھے اپنے لوگوں یا کسی اور کو اس کے متعلق نہیں بتانا ہے، کیونکہ تو نے طے کر لیا ہے تو مجھے اٹھانے والا ہے، اور میں اور کچھ نہیں ہوا۔ اور میں نے کچھ دیر انتظار کیا، پھر میں نے کہا، خداوند یسوع، اگر اس کا مطلب یہ نہیں ہے، اور اس کا مطلب یہ ہے کہ آپ کے پاس میرے لیے کچھ کرنے کو باقی ہے، اور پھر اگر یہ مجھ پر بعد میں ظاہر کیا جائے گا، تو اپنی قوت بھیج۔ اور اس نے مجھے تقریباً کمرے سے نکال دیا۔ میں نے اپنے آپ کو کسی کونے میں پایا۔ میں نے سنا کہ میری بیوی کسی طرح دروازے کو ہلانے کی کوشش کر رہی تھی، اور خوابگاہ کا دروازہ بند تھا۔ اور میرے پاس بائبل کھلی پڑی تھی اور یہ پڑھ رہا تھا، مجھے نہیں یاد، لیکن میرا ایمان ہے کہ یہ رومیو نوے باب کی آخری آیت تھی۔ دیکھو، میں سیون میں ٹھیس لگنے کا پتھر اور ٹھوکر کھانے کی چٹان رکھتا ہوں، ایک بیش قیمت پتھر رکھتا ہوں، اور جو اس پر ایمان لائے گا شرمندہ نہ ہوگا۔ اور میں نے سوچا، یہ عجیب بات ہے جو میں پڑھ رہا ہوں۔ کمرے میں روح مجھے ابھی تک پکڑے ہوئے تھا۔ میں نے بائبل بند کر دی اور وہاں کھڑا ہو گیا۔ میں کھڑکی کی طرف گیا تو یہ تقریباً دن کے 10 بجے کا وقت تھا یا کچھ زیادہ، اور میں نے اپنے ہاتھ اوپر اٹھائے اور میں نے کہا، خداوند خدا، میں نہیں سمجھا، یہ دن میرے لیے بڑا عجیب ہے اور میں اپنے آپ میں نہیں تھا۔ میں نے کہا، خداوند، اس کا کیا مطلب ہے؟ اگر یہ تو نہیں تو مجھے پھر سے پڑھنے دے۔ اب یہ لڑکپن جیسی بات لگتی ہے۔ میں نے بائبل اٹھائی، اسے کھولا تو پھر سے وہی مقام تھا۔ پالوس یہودیوں کو بتا رہا ہے کہ وہ کوشش کرتے ہیں، رومیوں کو بتا رہا ہے کہ یہودی اسے کاموں کے ذریعے قبول کرنے کی کوشش کرتے ہیں، مگر یہ تو ایمان سے ہے کہ ہم ایمان رکھیں۔ ٹھیک ہے، تب سے یہ ایک دہشتناک وقت ہے۔ اب آپ دیکھیں میں کہاں کھڑا ہوں۔ میں نہیں جانتا یہ کیا ہو رہا ہے، میں نہیں جانتا کہ کیا کہوں۔ مگر اب مجھے تقریباً اگلے 15-20 منٹوں میں یہاں کچھ کہنے کی کوشش کرنی ہے۔ یاد رکھے، کبھی بھی ایک بار بھی یہ رویائیں ناکام نہیں ہوئی۔ اب میں کچھ دیر کے لیے حوالہ جات لینے جا رہا ہوں۔ اگر آپ مکاشفہ 10 باب پر غور کریں، اب مجھے یہ کہنے دیں، اگر رویا کلام ہے تو پھر اس کی وضاحت صرف کلام کے مطابق ہی ہونی چاہیے۔ اور پھر میں چاہتا ہوں کہ آپ اسے ایک ساتھ رکھیں، اور اب آپ جو یہاں موجود ہیں اور آپ جو ٹیپ پر ہیں، آپ یقیناً اسے ایسا کہیں جیسا میں اسے کہتا ہوں، کیونکہ اسے غلط سمجھنا بہت آسان ہو سکتا ہے۔ کیا آپ جلدی میں ہیں؟ ٹھیک ہے، بس میں آپ کا شکر گزار ہوں کہ آپ بہت ہی شانت اور اچھے ہیں۔ اب ساتواں فرشتہ، اب صاحبوں، جیسے کہ یہ عنوان ہے، کیا یہ آخری وقت کا نشان ہے؟ ہم کہاں رہ رہے ہیں؟ یہ دن کا کون سا وقت ہے؟ جیسے کہ تھکا ہوا پہلوان رات کو اٹھ کر بتی جلا کر دیکھتا ہے کہ کیا وقت ہوا ہے۔ میری بھی دعا ہے، خدا، کاش ہم بھی بتی جلائیں۔ मैं एक भयानक मकाम पर खड़ा हूँ, ये फक्त आप जानते हैं। याद रहे, मैं खुदावंत के नाम में आपको बताता हूँ, मैंने आपको सच सच बताया है और कुछ जाहिर होने वाला है। मैं नहीं जानता। अब आप जो टेप सुन रहे हैं, मैं नहीं जानता। मैं तो जानने की कोशिश कर रहा हूँ। कल जब मैं अपने मांद वाले कमरे में बैठा हुआ था तो क्या हुआ? मैं नहीं कहता कि ये सच है, मगर ये कुछ था जो मेरे दिल में हरकत कर रहा था। जहाँ मैं फर्श पर चल रहा था, मुझे तो थोड़ी देर में नीचे जाकर चार्ली के साथ बाहर जाना था और उसके साथ एक दिन शिकार पर जाना था, इससे पहले कि हम एक दूसरे से अलग होते। मैं ये बता दूं कि मैं मगरिब की तरफ जा रहा हूँ, तो इसका मतलब ये नहीं कि इस टेबरनेकल को छोड़ रहा हूँ। ये कलीसिया वो है जिसे खुदावंद खुदा ने मुझे दिया है। यही मेरा हेडक्वार्टर है, यही है जहाँ मैं ठहरता हूँ। मैं तो सिर्फ उसके हुक्म की ताबेदारी करने जा रहा हूँ जो मुझे रोया में दिया गया है। मेरा बेटा बिली पॉल मेरा सेक्रेटरी रहेगा, मेरा दफ्तर ठीक यही चर्च रहेगा। खुदा की मदद से मैं यही रहूँगा जब तक ये बात पूरी ना हो जाए, ताकि सात मोहरों पर मुनादी करूँ और कोई भी टेप जो मैं बनाता हूँ या कोई भी चीज यहाँ इस चर्च में बनेगी। और जहाँ तक मैं जानता हूँ, ठीक यही वो जगह है जहाँ पर मैं बड़ी आजादी से मुनादी कर सकता हूँ। मेरे लिए दुनिया में इससे बढ़कर कोई जगह नहीं है, क्योंकि यहाँ पर लोगों का वो ग्रोह है जो ईमान रखता है और भूखा है और मजबूती से थामे हुए है, और मुझे ये घर जैसा महसूस होता है। यही वो मकाम है, और अगर आप गौर करें तो ख्वाबों में भी यही बात कही गई है, देखें खुराक कहाँ है। लेकिन अब मैं नहीं जानता कि मुस्तकबिल में क्या है, मगर मैं तो इतना जानता हूँ मुस्तकबिल किसके हाथ में है, ये खास बात है। अब ऐ खुदा, अगर मैं गलत हूँ तो मुझे माफ करना, और खुदावन मेरा मुंह बंद कर देना हर उस बात के लिए जो तेरी मर्जी ना हो। मैं ये सिर्फ इसलिए कर रहा हूँ क्योंकि खुदावन मैं बहुत मुतासर हुआ हूँ, और होने दे कि लोग इस मुतासरपन को समझ सके। सबब ये है कि मैं सोचता हूँ कि ताबीर कभी जल्दी नहीं आती। ये तो खुदा की हुक्मरानी है, क्योंकि ये मेरे लिए बाइबल में लिखा हुआ है, और फिर अगर ये कलाम से है तो फिर कलाम ही इसकी वजाहत कर सकता है। और अगर ये सच है तो फिर मेरे भाइयों और बहनों, मेरा मकसद आपको डराना नहीं है, लेकिन अच्छा है कि हम एहतियात करें। हमारे लिए ये तय है कि कुछ होने वाला है, और मैं ये बड़े ही एहतराम और खुदा के खौफ के साथ कहता हूँ। और आपका ख्याल है मैं यहाँ कायम रहूँ, और आप लोग यहाँ तक कि मुझे नबी मानते हैं, मैं दावा नहीं करता। मेरे जज्बात का सबब ये था, ना कि गुज़िश्ता साल मैंने कहा था, मैं फक्त मैंने एक बात देखी कि कौमों में बेदारी खत्म हो गई है, या इस कौम में किसी न किसी तरह खत्म हो गई है। मैंने एक बुशारती दौरा किया, आप में से बहुत सारे लोग मेरे साथ थे। ओह, ये सब ठीक था, हमारा अच्छा वक्त गुजरा, अच्छी बातें हुई, बहुत ज्यादा लोग थे, मगर इससे निशाने पर चोट नहीं लगी थी। इस साल मैं एक मिशनरी दौरा कर रहा हूँ, जितना भी जल्दी हो सके। मैं अफ्रीका, इंडिया और पूरी दुनिया का चक्कर लगाने जा रहा हूँ, शायद मैं दूसरा दौरा भी करूँ। अगर इससे काम ना हुआ तो फिर मैं खाना पीना छोड़ने जा रहा हूँ, और इन पहाड़ों पर से किसी पहाड़ पर चला जाऊँगा। तब तक वहीं ठहरे रहूँगा जब तक खुदा जवाब नहीं देता। मैं इस तरह जिंदा नहीं रह सकता, मैं इस तरह से आगे नहीं चल सकता। हो सकता है यहीं पर जवाब हो, मैं नहीं जानता जब तक वो मुझे बदल नहीं देता। क्या आपको 3 हफ्ते वाली रोया याद है? डूब में खड़ा हुआ कलीसिया को कलाम सुना रहा हूँ। गुज़िश्ता इतवार आप सब यहाँ थे, बहुत से इतवारों से आप टेप ले रहे हैं, और जब ये बन रहे होते हैं आप यहाँ होते हैं, इसलिए आप इन बातों को जानते हैं, क्योंकि अब मैं उन बातों को लूंगा। और आपने ये देखना है, फक्त यहाँ तक के एक नुक्ता जो कहा गया है, हर नमूना इसमें है, इसलिए इसकी वजाहत होनी चाहिए। मैं नहीं जानता, इसलिए मैं कह रहा हूँ साहिबो, क्या यही है? मैं ईमान रखता हूँ कि मुकाशफा 10 का 7वां फरिश्ता मुकाशफा 3:14 के 7वें कलीसियाई जमाने का पैगंबर है।
रिमेम्बर, नाउ लेट मी रीड, लुक
याद रखें, अब मैं पढ़ता हूँ। آپ دیکھیں جہاں سے میں پڑھتا ہوں، اب یہ ساتواں فرشتہ تھا، بلکہ ساتویں فرشتے کے آواز دینے کے زمانہ میں جب وہ نرسنگا پھوٹنے کو ہوگا، ساتویں تو خدا کا پوشیدہ مطلب اس خوشخبری کے موافق جو اس نے اپنے بندوں اور نبیوں کو دی تھی پورا ہوگا۔ اب آپ غور کریں، یہ ایک فرشتہ ہے اور یہ ساتویں کلیسیائی زمانے کا فرشتہ ہے، کیونکہ یہاں لکھا ہے ساتواں فرشتہ ساتویں کلیسیائی زمانے کا۔ غور کریں، اگر آپ دیکھنا چاہتے ہیں کہ یہ کون ہے، یہ فرشتہ کہاں ہے، تو یہ مکاشفہ 3:14 میں ہے، لودیکیا کی کلیسیا کا فرشتہ۔ اب آپ کو یاد ہونا چاہیے کہ آپ کو بتایا گیا تھا فرشتوں اور کلیسیائی زمانوں کے بارے میں، اور اب یہ بالکل ٹھیک بیٹھے گا جب ہم سات مہروں پر گفتگو کریں گے، اور سات مہریں جن پر ہم بات کریں گے ان کا وقت آ گیا ہے جبکہ یہ سات مہریں لکھی ہوئی ہیں۔ جیسا کہ آپ جانتے ہیں کہ یہ سات مہریں سات کلیسیائی زمانوں کے فرشتوں کا ظہور ہے، مگر وہاں مزید سات مہریں ہیں جو کتاب کی پشت پر ہے، بائبل کی پشت پر ہے۔ غور کریں، ہم تھوڑی دیر بعد انہیں سیکھیں گے۔ اب اس سے پہلے انہیں شروع کروں، کیا آپ تھک چکے ہیں؟ کیا آپ کھڑے ہو کر رخ تبدیل کرنا چاہتے ہیں؟ اب ذرا غور سے سنیں۔ مکاشفہ 10:7 کا ساتواں فرشتہ کلیسیائی زمانے کا پیمبر ہے، سمجھے؟ اب دھیان دے، ان دنوں میں غور کرے، بلکہ ساتویں فرشتے کے آواز دینے کے زمانہ میں جب وہ نرسنگا پھونکنے کو ہوگا، تو خدا کا پوشیدہ مطلب پورا ہوگا۔ اب اس پیمبر کے پھونکنے کے وقت یہاں یہ ساتواں فرشتہ اپنا پیغام لودیکیا کی کلیسیا میں پھونک رہا ہے۔ اس کے پیغام پر غور کریں، اب یہ پہلا فرشتہ نہیں ہے، اس کو یہ نہیں دیا گیا تھا، یہ دوسرے، تیسرے، چوتھے، پانچویں، چھٹے فرشتے کو نہیں دیا گیا تھا، بلکہ یہ ساتواں فرشتہ ہے جس کو یہ پیغام دیا گیا ہے۔ یہ کیا ہے؟ اس کے اس پیغام پر غور کریں، خدا کے سب بیتوں کا کھل جانا جو کتاب میں لکھے ہوئے ہیں۔ ساتواں فرشتہ سارے بیدوں کو کھول دیتا ہے جو کہ ان تنظیموں اور اداروں سے چھوٹ گئے تھے۔ ساتواں فرشتہ ان سب کو اکٹھا کر کے سب بیدوں کو کھول دیتا ہے۔ بائبل ایسا ہی کہتی ہے، کتاب میں لکھے ہوئے تمام بیدوں کو کھول دیتا ہے۔ اب آئے کچھ بیدوں پر غور کرتے ہیں، اور اگر آپ لکھنا چاہتے ہیں تو لکھے، پہلے متی 13 سے لوں گا کہ یہاں سکوفیلڈ کیا کہتی ہے۔ اگر آپ ان میں سے کچھ لکھنا چاہتے ہیں مگر آپ کے پاس سکوفیلڈ بائبل نہیں ہے تاکہ آپ پڑھ سکتے جو اس کی سوچ ہے ان بیدوں کے بارے میں۔ اب 11th آیت میں یوں ہے، اور اس نے جواب میں ان سے کہا، اس لیے کہ تم کو اس کے شاگردوں کو آسمان کی بادشاہی کے بیدوں کی سمجھ دی گئی ہے، مگر ان کو نہیں دی گئی۔ بید یہاں ہے، یہ بید ہے، ایک بید کلام ہے، ایک چھپی ہوئی سچائی جو اب خدا کی طرف سے عیاں ہو رہی ہے، مگر جو کہ ایک مفوقل فطرت عنصر ہے جو مکاشفہ کے باوجود بھی رہتا ہے۔ عظیم تر بید اور بڑے بید، نمبر ایک آسمان کی بادشاہی کا بید، ایک تو یہ ہے جس کے بارے میں ہم بات کر رہے ہیں، 13:3-50۔ اب دوسرا بید اس زمانے میں اسرائیل کے اندھے پن کا بید ہے، رومیو 11:25 متن کے ساتھ موجود ہے۔ تیسرا بید اس زمانے کے اختتام پر زندہ مقدسین کے بدل جانے کا بید ہے، 1 کرنتھیوں 15:5، اور اسی طرح تسالیکیوں 4:14-17 ہے۔ چوتھا بیت نئے عہد کی کلیسیا یہودیوں اور غیر قوموں کو ملا کر ایک بدن بنتی ہے. افسیوں 6:19، کلسیوں 4:3، افسیوں 3:1-11، رومیوں 16:25. پانچواں بیت کلیسیا کا مسیح کی دلہن میں شامل ہونا ہے، افسیوں 5:28-32. چھٹا بیت زندہ مسیح کا ہے کہ وہ کل اور آج بلکہ ابد تک یکساں ہے، کلسیوں 2:20 اور عبرانیوں 13:8، اور اسی طرح بہت سے حوالے ہیں. ساتواں بید خدا کا ہے، مسیح کے بدن میں الوہیت کی ساری معموری کا مجسم ہونا ہے، جس میں ساری الہی حکمت ہے اور انسان کی خدا پرستی کو بحال کرنا ہے. نواں بید گناہ کا بید ہے جو دوسرے تسالیکیوں میں اور دیگر حوالہ جات میں پایا جاتا ہے. دسواں بید مکاشفہ 1:20 کے 7 ستاروں کا ہے، جس کے ساتھ ہم جڑے ہوئے ہیں. 7 کلیسیاؤں کے 7 ستارے، 7 پیمبر ہیں اور وغیرہ وغیرہ. اور 11واں بید بابل کا بید ہے، وہ قصبی، مکاشفہ 17:5-7. یہ کچھ بید ہے جو اس فرشتے نے کھولنے ہیں، سارے بید، خدا کے سارے بید، اور باقی دوسرے بھی ہیں. میں یہ بڑے ادب سے کہہ سکتا ہوں، میں اپنا حوالہ نہیں دے رہا بلکہ میں تو خدا کے فرشتے کا حوالہ دے رہا ہوں. سام کی نسل جو کہ ان تمام سالوں میں چھپا ہوا بید تھا، فضل نے سب کچھ کھول دیا، نہ کہ رسوائی نے بلکہ سچائی نے، حقیقی فضل نے. جلتا ہوا دوزخ ابدی نہیں ہے، لوگ کروڑوں سال جلتے رہیں گے، مگر جو بھی چیز ابدی ہے اس کا نہ شروع ہے نہ اختتام ہے، اور دوزخ تو بنایا گیا ہے. یہ سارے بید ہیں. روح القدس کے بپتسمے کا بید بغیر کسی احساس کے، بلکہ مسیح کی شخصیت آپ میں ویسے ہی کام کرے گی جیسے اس نے تب کیے تھے. پانی کے بپتسمے کا بید، جبکہ انتہائی تسلیس پسندوں نے اسے باپ بیٹے روح القدس کے القاب میں بدل ڈالا، مگر الوہیت کا بید یسوع مسیح کے نام میں بپتسمے سے پورا ہوتا ہے، جو کہ مکاشفہ کی کتاب کے مطابق کلیسیا کو اس وقت قبول کرنا چاہیے. یہ بید ہے. وہ آگ کا ستون جو واپس آیا ہے، آمین. یہی بات ہے جس کو ہونا چاہیے، اور ہم یہ دیکھ سکتے ہیں. ہم اور کتنے بیدوں کو گنوائے، اسی آگ کے ستون کو دیکھ رہے ہیں جس نے بنی اسرائیل کی رہنمائی کی تھی، وہی جس نے ساؤل کو دمشق کی راہ پر گرا دیا تھا، اور وہ اپنی اسی قوت کے ساتھ آیا ہے اور انہی کاموں کو کر رہا ہے، اور کلام کو ظاہر کر رہا ہے، اور بائبل کے ہر لفظ کے ساتھ کھڑا ہے. نرسنگا پھونکنے کا مطلب ہے خوشخبری کا نرسنگا، اور بائبل میں نرسنگا پھونکنے کا مطلب ہے کلام مقدس کی لڑائی کے لیے تیار ہو جاؤ. کیا آپ لکھ رہے ہیں؟ یہ کلام مقدس کی جنگ ہے. پالوس نے کہا، اگر آپ اسے لکھنا چاہتے ہیں تو یہ پہلا کرنتھیوں 14:8 میں ہے. پالوس کہتا ہے، اگر ترہی کی آواز صاف نہ ہو تو کون لڑائی کے لیے تیاری کرے گا؟ اور اگر اس کی آواز کلام سے نہ ہو، ایک ثابت شدہ خدا کے کلام سے ظاہر نہ ہو، تو کیسے ہم جانیں گے کہ ہم آخری وقت میں ہیں؟ اگر یہ کہتا ہے کہ وہ ایمان رکھتے ہیں کہ یسوع مسیح کل اور آج بلکہ ابد تک یکساں ہے، مگر اس کے عجیب کاموں اور نشانوں کا انکار کرتے ہیں، جبکہ فطرت کی ساری سلطنت اس پر ایمان رکھتی ہے اور ساری کلیسیا اس کے ذریعے اس پر ایمان رکھتی ہے، تو ہم کیسے جانیں گے کہ یہ کیسے تیار ہو؟ کوئی چارٹ کے ساتھ آیا اور اس کا پورا نقشہ بنایا، اور پھر کوئی دوسرا آیا اور دوسری بات کہی، اور اس کا نقشہ مختلف بنایا، اور کوئی اور آیا اور کہتا ہے یہ ایسے ایسے ہے، اس پر آ جاؤ، اور کچھ نے کتابیں لکھی اور وغیرہ وغیرہ. مگر اب خدا اپنے جی اٹھنے کی قدرت کے ساتھ آیا ہے، اور کون ہے جو اس کے خلاف بولے گا؟ اگر یسوع مسیح کل اور آج بلکہ ابد تک یکساں ہے، تو پھر وہی کرے گا جو اس نے کل اور آج بلکہ ابد تک یکساں ہوتے ہوئے کیا تھا. یہی کچھ اس فرشتے نے کرنا ہے، ان بیدوں کو لے کر کھولنا ہے جو لوگ نہیں جان پائے. غور کریں، اگر اس کی آواز کلام مقدس کے مطابق نہیں، تو کون اپنے آپ کو تیار کرے گا؟ لیکن کیا آپ نے اس نرسنگے پر غور کیا ہے کہ ہر ایک ان زمانوں میں سے کلیسیا میں آ رہا ہے؟ جیسا کہ میں نے آپ کو بتایا تھا کہ نرسنگا پھونکا گیا اور مہر کھولی گئی، اور ایک نرسنگے کا مطلب ہے جنگ۔ اگر یہ کلام کے مطابق نہیں بولتا تو پھر اس کے بارے میں کیا ہے؟ لیکن میں آپ کو یاد دلانا چاہتا ہوں، اب اس کو کوئی مت دینا، دھیان دے۔ ہر ایک کلیسیا زمانے کا ایک پیمبر ہے، ہم یہ جانتے ہیں۔ پالوس پہلا پیمبر تھا، اور جب پہلا نرسنگا پھونکا گیا تو پہلی مور کھولی گئی۔ اور ہم دیکھتے ہیں کہ پالوس پہلا پیمبر تھا، اور اس نے کیا کیا؟ جنگ کا اعلان کیا۔ کس کے لیے؟ آرتھوڈکس چرچ کے لیے، جو مسیحانہ نشان پر یقین نہیں رکھتے تھے جو یسو نے انہیں دکھائے تھے۔ انہیں کیوں یہ سب جاننا چاہیے تھا؟ انہیں اس کو جاننا چاہیے تھا۔ یاد رکھیں، پالوس زمانے کے اختتام پر آیا۔ سارے پیمبر زمانے کے اختتام پر آتے ہیں۔ یہ آخری وقت ہے جب یہ چیزیں ظاہر کی جاتی ہیں۔ پالوس کلام کو جانتے ہوئے اور یہ جانتے ہوئے کہ یسو ہی مسیحا تھا، اس نے جگہ بہ جگہ کلام کے ساتھ ان عبادت خانوں کو للکارا، اور ان میں سے ہر ایک نے اسے باہر نکال دیا، جب تک آخر کار اس نے اپنے پاؤں کی مٹی نہ جھاڑ دی اور غیر قوم کی جانب نہ چلا گیا۔ یہ کیا تھا؟ نرسنگے کی آواز، ایک فرشتہ یعنی پیمبر کلام کے ساتھ کھڑا رہا۔ او میرے خدایا، اب آپ اسے نظر انداز نہ کریں، یہ کلام ہے۔ پالوس نے خالص کلام کی ترجمانی کی اور ہر ایک عبادت خانے کو للکارا، اس نے اپنی جان کی بازی لگا دی۔ ہم ارینیس کو کیسے جانتے ہیں؟ جو کہ اگلے کلیسیا زمانے کا پیمبر ہے، اور اس سے اگلے کلیسیا زمانے کا پیمبر سینٹ مارٹن ہے۔ جب انہوں نے نکیلیوں کی تعلیم کو لینا شروع کیا یا ان میں آ گئی، تو انہوں نے اس زمانے کو للکارا۔ سینٹ مارٹن نے اپنے زمانے کو للکارا، اور پھر پانچویں پیمبر لوتھر نے کیتھولک کلیسیا کو خدا کے کلام کے ساتھ للکارا کہ راست باز ایمان سے جیتا رہے گا۔ اس نے کہا یہ سچ مچ مسیح کا بدن نہیں ہے، اور اس نے عشائے ربانی کو زمین پر پھینک دیا اور چلا گیا، اور اس کیتھولک کلیسیا کے چتڑے اڑا دیے۔ اس نرسنگے نے ٹھیک آواز نکالی۔ یہ کیا تھا؟ یہ ٹھیک تھا۔ اینگلیکن کلیسیا کے دنوں میں جان ویسلی اٹھا، کیونکہ انہوں نے کہا اب بیداری لانے کا کوئی سبب نہیں ہے، اور یہ بات بیچ تک پہنچی۔ مگر جب جان ویسلی فضل کے دوسرے کام تقدیس کے پیغام کے ساتھ اٹھ کھڑا ہوا، تو اس نے انجیل کے نرسنگے سے اینگلیکن چرچ کے چتڑے اڑا دیے۔ یہ جنگ کے لیے تیار ہونا ہے۔ بالکل ٹھیک، اس نے یہی کچھ کیا۔ اب ہم لودیکیا کے زمانے میں ہیں، جبکہ وہ سب میتھوڈسٹ، بیپٹسٹ، پریسبیٹیرین، لوتھرن اور پینتیکوسٹل منظم ہو چکے ہیں، اور ہم ایک نبی کے آنے کی رات دیکھ رہے ہیں۔ آ کر اس زمانے کے چتڑے اڑا دے اور انہیں ان کے گناہ سے واپس پھیرے۔ اب اگر ان زمانوں میں یہی ہوتا رہا ہے، تو کیا خدا اس زمانے میں اپنا طریقہ بدلے گا؟ وہ اسے نہیں بدلے گا، اسے اپنی چال جاری رکھنی ہے۔ اور یاد رکھو، یہ پیمبر ساتواں فرشتہ ہے، اور اس نے سارے بیدوں کو لے کر اکٹھا کرنا ہے۔ غور کریں، ساتویں فرشتے کو لودیکیا کی دولت مند کلیسیا کے چتڑے اڑانے ہیں۔ میں دولت مند ہوں اور مالدار ہو گیا ہوں اور کسی چیز کا محتاج نہیں۔ اس نے کہا تو کم بخت، خوار، غریب، اندھا، ننگا ہے اور یہ جانتا نہیں۔ یہی اس کا پیغام ہے۔ اے خدا، ہمارے لیے ایک نہ ڈر نبی خداون یوں فرماتا ہے کہ ساتھ بھیج، خدا کا ثابت شدہ کلام اس کے وسیلہ سے آئے، اور یہ ثابت ہو کہ وہ خدا کی طرف سے بھیجا گیا ہے۔ اور پھر جب وہ آئے گا تو وہ اس زمانے کو للکارے گا، بالکل یہی کچھ کرے گا۔ وہ لودیکیا کی کلیسیا کو اپنے خلاف کر لے گا، یقیناً وہ ایسا ہی کرے گا جو نبیوں نے دوسرے ہر ایک زمانے میں کیا تھا، وہ بھی اسی طرح کرے گا، کیونکہ اسے یکساں رہنا ہے۔ اب لودیکیا کی کلیسیا پر دھیان دیں، پیمبر لودیکیا کا اختتام کرتا ہے۔ ساتواں فرشتہ تمام بیدوں کو کھول ڈالے گا جو کہ پچھلی جنگوں میں کھو گئے تھے، جو سچائی کے لیے لڑی گئی تھی۔ लूथर खड़ा हुआ, मगर उसके पास पूरी सच्चाई नहीं थी, उसके पास फक्त रास्तबाजी थी, ये दुरुस्त है। फिर दूसरा पैगंबर आया जिसका नाम जॉन वेस्ली था, तकदीस के साथ खड़ा हुआ, उसके पास ये नहीं था। बाइबल इसे फिलदेलफिया की कलीसिया कहती है। फिर रुलकुस के बपतिस्मे के साथ लौदीकिया की कलीसिया का आगाज होता है, मगर उन्होंने सबकी खिचड़ी बना दी और रस्म और रवाज में वापस चले गए जैसे उन्होंने पहले किया था। जब उसे अल्फा और ओमेगा की तरह देखा जाता है तो फिर उसका एक हाथ एक सिरे पर और दूसरा हाथ दूसरे सिरे पर होता है, अव्वल और आखिर। उसका रूह पेंतिकोस के दिन उतरा और उस ग्रोह को भर दिया। जब तारीकी का जमाना आया तो कलीसिया आहिस्ता आहिस्ता बाहर निकल गई, सात सोने के चिरागदान और सात कलीसिया जमाने, आखिरी वाला उससे बहुत ज्यादा दूर था, वो एक था। कैथोलिक कलीसिया का तारीख दौर तकरीबन 1000 साल पर मुश्तमिल था। लूथर ने अगली रोशनी लाना शुरू की कलाम के कुछ करीब, और अगली रोशनी उससे थोड़ी और करीब आई। अगली रोशनी नदी किया है जो फिर वापस चली गई, जिस तरह पहले मकाम पर थी उसी मिलावट में चली गई जिसमें वो पहले थी। क्या आप समझ नहीं रहे मेरा क्या मतलब है? अब गौर करें, बहुत ज्यादा सच्चाई खो चुकी थी। क्यों? क्योंकि बहुतों ने सच्चाई पर समझौता कर लिया था, लेकिन सातवें फरिश्ते ने बिल्कुल समझौता नहीं करना है। उसने सब कुछ जो खो गया था उसको इकट्ठा करना है, और उसके आवाज देने में खुदा के सारे पोशीदा बेद खुल जाएंगे। ओ खुदा, उसे भेज। सारे पोशीदा बेद खुल गए हैं जब उस पर ये जाहिर किया गया है। किसके जरिए? अगर ये पोशीदा बेद है तो फिर उस आदमी को नबी ही होना होगा। और क्या अभी हमने नहीं देखा कि जो नबी आखिरी दिनों में आएगा, क्या वो अजीम एलिया नहीं होगा जिसकी हम राह देख रहे हैं? क्योंकि ये वेद जो थियोलॉजियन से छुपे हुए थे, ये खुदा के जरिए जरूर ही खोले जाएंगे। और कलाम सिर्फ नबी के पास आता है, और हम ये जानते हैं जैसे कि नबूवत की गई कि वो दूसरा एलिया होगा। ओ मेरे खुदाया, वो पैगाम जो लाएगा वो सारे वेद और सारी बातें होंगी। हमारा पानी का बपतिस्मा सब गलत मलत हो गया था, ये सच है। एक छिड़काव करता है, एक पानी डेलता है, एक बाप बेटे रुलकुस में देता है और एक ये लेता है, एक तीन मर्तबा बपतिस्मा देता है मुंह आगे करके, और एक खुदा के नाम बाप पर, दूसरा एक खुदा के नाम बेटे पर, और एक दूसरा खुदा के नाम रुलकुस पर, और दूसरा ये कहता है आप गलत है, इसे पीछे की तरफ तीन मर्तबा बपतिस्मा लेना चाहिए था, और हो ये सब गलत मलत हो चुका था। मगर हर मर्तबा एक ही बात होनी चाहिए कि खुदा एक है और उसका नाम यीशु मसीह है, क्योंकि आसमान के तले कोई दूसरा नाम नहीं है जिसके वसीले से हम निजात पा सके। बाइबल मुकद्दस का कोई भी हवाला नहीं है जहां पर कभी भी किसी को यीशु मसीह के नाम के अलावा बपतिस्मा दिया गया हो। यीशु मसीह की कलीसिया या नई कलीसिया ने कभी भी ऐसा नहीं किया जैसे पानी या ढेलना या छिड़काव करना या वगैरह वगैरह। एक बार भी ये रस्म अदा नहीं की गई कि मैं तुझे बाप बेटे और रुलकुस के नाम में बपतिस्मा देता हूँ। ये अकीदे और रसूमात है। और सच्चाई की उस जंग में जो बातें रह गई थी, खुदा फरमाता है कि वो बातें आखिरी दिनों में बहाल की जाएंगी। खुदावंद फरमाता है मैं बहाल करूँगा। ज्यादा अरसा नहीं हुआ कि हमने इसे शजरे दुल्हन में देखा था। ये एक नबी के जरिए होगा। बाइबल कहती है कि उसे यहाँ होना होगा, ये सच है। मलाकी 4 कहता है वो यही होगा, और हम ईमान रखते हैं कि वो यहाँ मौजूद होगा। हम उसकी राह तक रहे हैं और हम उसके जहूर की राह देख रहे हैं, और हम खुदा के कलाम को पूरा होते हुए देखेंगे। थोड़े ही होंगे जो इसे समझेंगे, जैसा कि नूह के दिनों में था वैसा ही इब्ने आदम की आमद पर होगा। कितने बचे थे? 5 जाने, और लूत के दिनों में 3 बचे थे। बीवी ने आगाज किया मगर खो गई, ऐसा ही इब्ने आदम की आमद पर होगा। तब्दीली के वक्त पर बहुत ही कम बचेंगे। कलीसिया का उठा लिया जाना बेदों में से एक बेद है, जैसे कि लूत निकला था, जैसे कि लूत बाहर निकल गया था, नूह निकल गया था, तो इस तरह कलीसिया भी ऊपर उठा ली जाएगी। एक अंदर गया और एक बाहर गया और एक ऊपर उठा लिया जाता है, समझे? ये बिल्कुल कामिल है। कलाम आता है, वो किताब जो अंदर से लिखी हुई है, तब पूरी होती है जब ये सारे वेद बता दिए जाते हैं। अब मैं इसे दोबारा पढ़ देता हूँ ताकि आप पूर्ण यकीन हो जाए। अब गौर करें, बल्कि सातवें फरिश्ते की आवाज देने के जमाने में آخری فرشتہ، جب وہ نرسنگھا پھونکنے کو ہوگا تو خدا کا پوشیدہ مطلب پورا ہوگا۔ اب ان بیدوں میں سے ایک خدا کا بید ہے۔ پالوس نے پہلے تیموتھیس 3 میں کہا کہ میں ایمان رکھتا ہوں، یہ کہا تھا اس میں کلام نہیں کہ دینداری کا بید بڑا ہے، یعنی خدا جو جسم میں ظاہر ہوا، ہم نے اسے دیکھا، ہم نے اسے چھوا، جلال میں اٹھایا گیا، فرشتوں نے گواہی دی، زمین پر ظاہر کیا گیا کہ وہ خدا تھا۔ یقیناً یہ ایک بڑا بید ہے، لیکن یہ سب کچھ سمجھا دیا گیا ہے۔ باپ، بیٹا اور روح القدس تین خدا نہیں ہے، بلکہ ایک خدا کے تین دفاتر ہیں۔ موسیٰ کے وقت باپ، مسیح کے وقت بیٹا اور اس وقت روح القدس کی صورت میں ہے۔ ایک ہی خدا کے تین زمانے ہیں، نہ کہ تین خدا ہے۔ اب بید کھل چکا ہے، بائبل فرماتی ہے یہ کھلنا ہی ہے۔ جب کسی دن میں نے دیکھا جہاں سائنس میرے خلاف نکتہ چینی کرنے کی کوشش کر رہی تھی، میں نے کہا جو وہ اکثر کہتے ہیں، کوئی شخص ایمان رکھتا ہے کہ ہوا نے ایک سیب کھایا تھا۔ آپ نے اس دن بڑے بڑے الفاظ میں اخبار میں دیکھا ہوگا کہ سائنس کہتی ہے ہوا نے خوبانی کھائی تھی۔ بکواس ہے، کیا یہ اسے بہکائے گی؟ بالکل نہیں۔ دیکھیں، یہ تو فقط وہ تھا جو قائن نے سوچا تھا، آپ جانتے ہیں، اور وہ چیز واپس لے کر آیا، مگر خدا نے اس کی قربانی کو قبول نہ کیا، اور حابل جو راست باز تھا اس پر ظاہر کر دیا گیا کہ وہ خون تھا، اور وہ خون لے کر آیا۔ او خدایا، یہ اس کلیسیا اور اس زمانے کی حالت ہے جس میں ہم رہ رہے ہیں۔ وہ کتاب جو اندر سے لکھی گئی ہے، وہ تب مکمل ہوتی ہے جب اس فرشتے کا اختتام ہوتا ہے۔ اب مہربانی سے اسے سمجھے، جب ساتویں فرشتے کا پیغام پورا ہو جاتا ہے، پھر الوہیت کا بید، سانپ کی نسل کا بید، اور باقی سب بید اور باقی سب باتیں ہیں۔ ابدی بیٹے کے بارے میں وہ بات کرتے ہیں، وہ کس طرح ابدی بیٹا ہو سکتا ہے جبکہ ابدیت کا نہ آغاز ہے نہ اختتام ہے، اور بیٹا پیدا کیا گیا تھا؟ اس میں کیا سمجھداری ہے؟ کیسے ابدی دوزک ہو سکتا ہے جبکہ دوزک بنایا گیا تھا؟ میں جلتے ہوئے دوزک کا یقین کرتا ہوں، بائبل ایسا ہی کہتی ہے، مگر اسے ختم ہونا ہے۔ بائبل کہتی ہے مبارک ہے وہ جس کا دوسری موت میں کوئی حصہ نہیں، سمجھے؟ دیکھیں، آپ پر دوسری موت کا کوئی اختیار نہیں ہوگا۔ پہلی موت جسمانی ہے اور دوسری موت روحانی ہے، جہاں سب کچھ ختم ہو جاتا ہے۔ جو جان گناہ کرے گی وہ مرے گی۔ آپ اپنے گناہوں کی سزا پائیں گے، ہو سکتا ہے سینکڑوں سال تک یا ہزاروں سال تک، مگر دوزک ابدی نہیں ہے، کیونکہ بائبل کہتی ہے دوزک تخلیق کیا گیا ہے۔ یہ کیسے ہو سکتا ہے تخلیق کی ہوئی چیز ابدی ہو؟ اگر یہ ہے تو بائبل کہتی ہے دوزک ابلیس اور اس کے فرشتوں کے لیے ہے۔ اور پھر دیکھیں، یہ تخلیق کیا گیا ہے تو یہ کیسے ابدی ہو سکتا ہے؟ کیونکہ ابدی چیز کا آغاز نہیں ہوتا، نہ ہی اختتام ہوتا ہے۔ ہم کبھی نہیں مریں گے، ہم ہمیشہ سے تھے، ہم خدا کا حصہ ہے، ہم خدا کی نسل ہے، اور فقط وہی ایک ہے جو ابدی ہے۔ آمین۔ آپ نہیں مر سکتے کیونکہ خدا نہیں مر سکتا، اس لیے آپ اس کے ساتھ ابدی ہیں۔ آمین، اسے آنے دے، ہللویا، کچھ بھی ہو، مگر اس بیماری کے گھر سے تھک گئے ہیں۔ غور کریں، کتاب لکھی ہوئی ہے، یہ فرشتہ تمام کھوئے ہوئے بیدوں کو کھولتا ہے جس کے لیے انہوں نے جنگ لڑی۔ لوتھر لڑا، اور ویسلی لڑا، اور پینتیکوسٹل لڑے، بائبل کہتی ہے، مگر ایک آ رہا ہے، اس کے آواز دینے کے زمانے میں سارے بید ودانیت والے یسو نام پر چلے گئے، تسلیس والے باپ بیٹے روح القدس پر چلے گئے، جیسا کہ انہوں نے ناسیہ کونسل میں کیا تھا، اور یہی کچھ کیا تھا، اور یہ دونوں ہی غلط نکلے۔ لیکن اب سڑک کے بیچ میں کلام مقدس کی سچائی پڑی ہوئی ہے۔ اب دیکھیں ہم کہاں ہیں، یہ خداوند کا فرشتہ ہے۔ غور کریں، مکاشفہ 5:1، اب اسے سنیں، اور جو تخت پر بیٹھا تھا، میں نے اس کے دینے ہاتھ میں ایک کتاب دیکھی جو اندر سے لکھی ہوئی تھی، اندر کی طرف سے لکھی ہوئی تھی، اور باہر کی طرف سے بھی لکھی ہوئی تھی، اور اسے 7 مورے لگا کر بند کر دیا گیا تھا۔ اب لکھائی کتاب کے اندر ہے، مگر پیچھے کی جانب 7 مورے ہیں، اس کی پچھلی جانب، یہ کتاب میں نہیں لکھا۔ اب یہ مکاشفہ دینے والا یوحنا سے بات کر رہا ہے۔ اب یاد رکھے، یہ کتاب میں لکھا ہوا نہیں، اور ساتویں فرشتے کے آواز دینے کے زمانے میں سارے بید جو اندر کی طرف لکھے ہوئے ہیں کھل جانے چاہیے۔ اس کی فکر اسی زمانے میں کی جانی چاہیے۔ اب کیا آپ سمجھ رہے ہیں میرا کیا مطلب ہے؟ کیا آپ میری بات سمجھ رہے ہیں؟ तब ये वक्त होगा कि मुकाशवा की सात आवाजों को आश्कारा किया जाए। जब किताब खत्म हो जाएगी तो फिर सिर्फ एक ही चीज बचती है और वो है सात गर्जों की बेदबरी आवाजें, जो कि किताब की पिछली जानिब लिखी है, जिनको लिखने के लिए यूहन्ना को मना कर दिया गया था। मैं इसे पढ़ना चाहता हूँ। और फिर मैंने एक और जोर आवर फरिश्ते को बादल ओढ़े हुए आसमान से उतरते देखा। उसके सर पर दलक थी और उसका चेहरा आफ्ताब की मानिक था और उसके पांव सतून की मानिक थे और उसके हाथ में एक छोटी सी खुली हुई किताब थी। समझे, अब इसे देखे। उसने अपना दाहिना पांव तो समुन्दर पर रखा और बायां खुश्की पर, बायां पांव जमीन पर रखा और ऐसी बड़ी आवाज से चिल्लाया जैसे बब्बर दाड़ता है, और जब वो चिल्लाया तो गर्ज की सात आवाजें सुनाई दी। गौर करें। और जब गर्ज की सातों आवाजें सुनाई दे चुकी तो मैंने लिखने का इरादा किया। तब वहाँ कुछ कहा गया था, ये सिर्फ शोर ही नहीं था बल्कि कुछ कहा गया था। उसने लिखने का इरादा किया और मैंने आसमान से ये आवाज सुनी जो मुझसे कह रही थी। गौर करे, आवाजें और गर्जे कहाँ थी? आसमान पर नहीं, जमीन पर थी। गर्ज की आवाजें आसमान पर नहीं हुई, ये जमीन पर हुई। तो मैंने लिखने का इरादा किया। जब मैंने आसमान से ये आवाज सुनी जो मुझसे कह रही थी, मोहर कर, कैपिटल SEAL सील, जो बातें गर्ज की इन सात आवाजों से सुनी है उन पर मोहर कर दे, उनको मत लिख। ये पिछली जानिब है। जब ये किताब पूरी हो गई, उसने ये नहीं कहा सामने की जानिब, उसने कहा पिछली जानिब। जब ये सब कुछ होकर पूरा हो गया तो फिर ये सात गर्ज की आवाजें एक ही ऐसी चीज है जो किताब पर है मगर जाहिर नहीं हुई है, यहाँ तक कि ये किताब में लिखी ही नहीं गई। हो मेरे खुदाया, मेरी ख्वाहिश है कि मैं ये जान सकता ताकि लोग इसे अच्छी तरह देख सकते। नाकाम मत हो, मत नाकाम हो, मेहरबानी से इस मर्तबा नाकाम मत हो। मैं आपसे अलग होने को हूँ, मत नाकाम हो। अगर कभी आपने सुना हो तो सुनिए। ये मोहरे किताब की पिछली जानिब है और सातवें फरिश्ते के आवाज देने के जमाने में सारे वेद जो किताब में लिखे हैं पूरे हो जाते हैं, और जल्द ही वो किताब जो खुली हुई थी और अंदर से लिखी हुई थी बंद हो गई और खुदा के वेद मुकम्मल हो गए। और ये खुदा के वेद हैं, कलीसिया का उठाया जाना और बाकी सब बातें, वेद खुल चुके हैं। जब वो सातवां फरिश्ता आवाज देता है तो सारे वेद खुल जाते हैं। जो जो है उसे वही रहने दो, ये जो कुछ भी हो, मगर खुदा का कलाम नाकाम नहीं हो सकता। और उसने कहा बल्कि सातवें फरिश्ते के आवाज देने के जमाना में जब वो नरसिंगा फूकने को होगा तो खुदा का पोशीदा मतलब उस खुशखबरी के मुआफिक जो उसने अपने बंदों और नबियों को दी थी पूरा होगा। ये सारी बातें हैं, हो जैसे रोम एक कस्बी है और फिर सारे प्रोटेस्टेंट चर्चेज तंजीमें बनकर उसके पीछे मुनज़्ज़म हो गए हैं और उसकी कस्बियां बन गए हैं। देखे, तमाम वो वेद जो नबियों ने बोले थे इस आखिरी वक्त में आश्कारा हो जाएंगे। और जब ये सातवां फरिश्ता लोदिकिया के जमाने में खड़ा होता है और सच्चाई का नरसिंगा फूकना शुरू करता है तो ये मुखालफत में होगा, इसलिए वो इसका यकीन नहीं करेंगे, वो यकीनन इसको नहीं मानेंगे। मगर ये पुर तहरीक नबी होगा क्योंकि इसके अलावा उसे पहचानने का कोई और तरीका नहीं है। लोग तसलीस को साबित करने की कोशिश कर रहे हैं और बाल सफेद कर लेते हैं और पागल हो जाते हैं और कहते हैं इसे कोई नहीं समझ सकता। वो अब तक यही ईमान रखते हैं कि हवा ने एक सेब खाया था और ऐसी ही बातें करते रहते हैं क्योंकि इस पर टिके रहने के लिए लोगों की ये रस्म बन चुकी है। फक्त यीशु ने कलीसिया को ऐसा ही पाया था। मगर इसको तो एक इलाही रहनुमाई का नबी होना होगा क्योंकि खुदा का कलाम उसके पास है। यीशु मसीह के सच्चे मुकाशवे की तर्जमानी के साथ वो आता है, इसलिए उसे तो ऐसा ही होना चाहिए। खुदा हमारी मदद करे। देखे, जब वो आवाज देगा तो ये खुदावन यूं फरमाता है होगा, हमारे लिए बिल्कुल साफ है। जब वो अपना पैगाम देता है तो वो जंग का ऐलान करता है, जिस तरह पालूस ने ऑर्थोडॉक्स पर किया, जैसा बाकियों ने किया, जैसा लूथर वेस्ली ने तंजीमों के खिलाफ किया। जब वो जंग का ऐलान करता है तो वो उन्हें बताता है कि वो झूठ बोल रहे हैं और ये सच्चाई पर नहीं है और वो लोगों को धोखा दे रहे हैं। जब वो आवाज देता है तो आप नाकाम नहीं हो सकते, वो नाकाम नहीं होगा क्योंकि वो खुदा के कलाम से साबित होगा। आप जानते हैं ये क्या है? और जब वो ये करता है तो वो आवाज देता है, बाबल से बाहर निकलो, मेरे लोगों तुम उसमें से बाहर निकल आओ और उसके गुनाहों में शरीक ना हो। खुदा उसे भेजता है, उसे मत खोए। अब जब वो आवाज देना शुरू करता है तो खुदा का पोशीदा मतलब पूरा हो जाएगा। अब गौर करें, फिर ये वक्त सात मोरों की आवाज का है जो मुकाशवा 10 में जाहिर किया गया है। क्या आप समझे? जब किताब के सारे वेद पूरे हो जाते हैं और बाइबल कहती है यहाँ वो सारे वेद खोल देगा। जब आदमी पिछले जमानों में सच्चाई के लिए लड़े, वो रास्तबाजी के लिए लड़े, कुछ देर के लिए तकदीस के लिए लड़े, वो इसके लिए और उसके लिए लड़े, उन्होंने इसके लिए जंग की, फिर उन्होंने क्या किया? वो वापस फिरे और मुनज्जम हो गए। बिल्कुल यही कुछ किया। पेंटिकोस्टल, बैप्टिस्ट, प्रेस्बिटेरियन, लूथरन और हर एक ने यही कुछ किया, वापस फिरे और वही काम किए। और मुकाशवा 17 में बाइबल कहती है वो पुरानी कस्बी और उसकी बेटियां ऐसा ही करेंगी। ये बाबल का वेद है। यहाँ बाइबल कहती है ये भी एक वेद है जो खोला जाएगा। प्रोटेस्टेंट कस्बियां जो रूहानी जनाकारी कर रही है, तंजीमों के जरिए लोगों की रहनुमाई कर रही है, उस गुनाह के प्याले के साथ जो इंसानी तालीम का है और लहू से भरे चश्मे से लोगों को दूर कर रहे हैं, जहां से कादरे मुतलिक खुदा की कुव्वत यीशु मसीह को मुफ्त जाहिर कर रही है। ये सच है, खुदा उसके साथ खड़ा होगा और उसने ऐसा किया है और वो ऐसा करता रहेगा। लेकिन जब ये जाहिर होता है तो कलाम पूरा हो जाता है। अब सिर्फ एक ही चीज बची है, वो सात गर्जे हैं जिनको हम नहीं जानते और ये गर्जे बेकार में नहीं हुई है। खुदा खेल कूद नहीं करता, हम खेल तमाशे करते हैं मगर खुदा नहीं करता। खुदा के साथ हर एक चीज हाँ या ना में है। वो बेवकूफी नहीं करता, वो बच्चा नहीं है, वो जो कहता है उसका कुछ मतलब होता है और वो बगैर मतलब के कुछ नहीं करता जिसका कोई मतलब ना हो। और सात गर्जे यीशु मसीह के मुकाशवा में है, ये कोई वेद है? क्या बाइबल ये नहीं कहती कि यीशु मसीह का मुकाशवा है? क्यों? तो फिर इसका कोई पोशीदा वेद है? ये क्या है जो सात गर्जों में है? क्योंकि यूहन्ना ने जैसे ही लिखने का इरादा किया तो आसमान से एक आवाज आई और कहा इसे मत लिख बल्कि इसे मोहर बंद कर दे, मोहर कर दे, किताब की पिछली जानिब लगा दे। ये जाहिर होना है, ये वेद है। अब हम इन बातों को रूल कुछ के वसीले समझ चुके हैं। हमें ये बताया गया है कि वो सेब नहीं था, ये जिनसी ताल्लुक था। ये बातें हमें बता दी गई हैं और कोई इनके सामने खड़ा नहीं हो सकता। मैंने अपनी जिंदगी में एक मुनाद को भी कभी नहीं देखा जो इसके साथ मुत्तफिक हो, मगर मैं इनसे पूछता हूँ। आप जानते हैं शिकागो में जब हम उनके सामने खड़े हुए थे तो वो तकरीबन 350 मुनाद थे। आप खवातीन जो यहाँ शिकागो से आई हुई है, आप वहाँ मौजूद थी, आपने इसके बारे में सुना है। और खुदावर ने मुझे 3 रातें पहले बता दिया कि वो तेरे लिए एक जाल बिछा रहे हैं। कहा खिड़की के पास जाकर खड़ा हो जा और मैं तुझे दिखाऊंगा। कहा मिस्टर कार्लसन और टॉमी हिक्स तुझसे कल सुबह मुलाकात करेंगे और नाश्ते पर ले जाने चाहेंगे और तुम टॉमी हिक्स से रुकने के लिए कहना। मगर कहा इस तरह होगा, ये देखना, उनको बता कि जो इबादत करने के बारे में वो सोच रहे हैं वो उस जगह नहीं होगी बल्कि वो उसे दूसरी जगह पर करेंगे। कहा मत डरना, मैं तेरे साथ हूँ। मेरे लिए यही काफी था। अगली सुबह मिस्टर कार्लसन जो कि फुल गॉस्पल बिजनेसमैन के सदर है आए और कहा मुझे बुलाया और कहा भाई ब्रैनम मैं आपके साथ नाश्ते पर जाना चाहता हूँ। मैंने कहा ठीक है और मैंने कहा ध्यान रखना टॉमी हिक्स भी वहीं होगा। उस टोन और उस नगर में गए तो उसने कहा ठीक है भाई ब्रैनम। उसने कहा हो ये एक है। मैंने कहा टॉमी क्या तुम मेरे लिए काम करोगे? यकीनन भाई ब्रैनम। मैंने कहा कितना अच्छा हो अगर तुम मेरे लिए बोलो। उसने कहा हो मैं ये नहीं कर सकता। मैंने कहा क्यों? मैं सिर्फ सातवें दर्जे का तालिबे इल्म हूँ और मैं तो ये कह दूंगा, मैं तो अंपायर की जगह एम्पायर कह दूंगा, समझे? वहाँ कैसे बोलना है मैं नहीं जानता, और वहाँ शिकागो के अजीम बेहतरीन खादमों की एसोसिएशन आ रही है, मैं उनके सामने सातवें दर्जे की तालीम वाला कैसे बोल सकता हूँ? टॉमी, तुम तो इल्मे इलाहियात के माहिर हो, मैंने कहा तुम जानते हो कि कैसे बोलना है, मैं नहीं जानता। उसने कहा, भाई ब्रैनम, मैं ये नहीं कर सकता। मैंने कहा, क्यों? मैंने तुम्हारे लिए बहुत काम किए हैं और मैंने ये फक तुम्हें सीधा ही कह दिया है। और भाई कार्लसन ने कहा, ओ भाई ब्रैनम ये नहीं कर सकता। मैंने कहा, क्यों? उसने कहा, भाई वो ओ ओ ओ, मैंने कहा, तुम जानते हो क्यों, तुम जानते हो क्यों, मगर तुम मुझे बताना नहीं चाहते क्योंकि उन्होंने मेरे लिए जाल बिछाया है। मैंने कहा, भाई कार्लसन, क्या तुम्हें वो होटल का कमरा मिल गया है, क्या तुम्हें वो मिल गया है जहाँ हमने एक ज़ियाफ़त की थी? मैंने कहा, वो तुम्हें नहीं मिलेगा। उसने कहा, भाई ब्रैनम, मगर मैंने तो उस कमरे के लिए पैसे जमा करवा दिए हैं। मैंने कहा, मुझे परवाह नहीं कि आपने क्या किया है, ये वहाँ नहीं होने जा रहा, ये हरे रंग का कमरा है, मगर हम भूरे रंग के कमरे में होंगे, मैं वहाँ पीछे कोने में होंगे, डॉक्टर मेद सीधे हाथ में बैठे होंगे, वो सियाफाम आदमी और उसकी बीवी यहाँ बैठे होंगे, और वगैरह वगैरह, मेरे बिल्कुल सीधे हाथ की जानिब बुद्धा का पुजारी बैठा होगा और वो कैसे कैसे कपड़े जेबतन किए होंगे। और मैंने कहा, टॉमी, तुम जानते हो ये क्या है, अजीम शिकागो की मिनिस्ट्रल एसोसिएशन मुझे यीशु नाम के बपतिस्मे के बारे में चैलेंज करने आ रही है। अजीम शिकागो की मिनिस्ट्रल एसोसिएशन मुझे गैर जुबाने रुलकुश का निशान है इस पर चैलेंज करने आ रही है, और वो मुझे सांप की नस्ल पर और फजल की मुनादी पर चैलेंज करने आ रही है। टॉमी ने देखा और कहा, रहम हो, बेहतर है। कहा, मेरा नहीं ख्याल कि मैं वहाँ जाऊँ। मैंने कहा, हाँ, मगर तुम आओ। और अगले दिन वो आदमी जिसने पैसे जमा करवाए थे, उसको पैसे वापस कर दिए गए और कहा गया, हमने ये कमरा गाने बजाने वालों को दिया हुआ था, हमारे पास ये बुक था, हम ये भूल गए थे और हमारे पास से वो चीज खो गई थी, और हमें ये गाने बजाने वालों को जरूर ही देना है, और आप इसे नहीं ले सकते, और हम उस नगर के उस टाउन से बाहर चले गए। उस सुबह वहाँ गए और वहाँ वो सब खड़े हुए थे। जब मैं डेस्क के पीछे जाकर बैठ गया और इंतजार करने लगा तो वो नाश्ता कर ले, और मैंने उनको चारों जानिब से देखा। हमने कमरे में नाश्ता किया और बाहर आकर बैठ गए, और वहाँ अजीम शिकागो मिनिस्ट्रल एसोसिएशन मौजूद थी। मैंने उन पर निगाह डाली तो हर एक ने अपना तारुफ इस तरह करवाया, डॉक्टर, PhD, LL, Q, UST, और वो सब इसी किस्म के लोग थे। मैं फक्त बैठकर उनकी सुनता रहा जब तक ये सब ना हो गया। और भाई कॉल्सन खड़े हुए और उसने कहा, दोस्तों, और हम में से हर कोई हैंक कॉल्सन को जानता है, और वहाँ उसने पूछा, भाई क्या आप इसे टेप कर रहे हैं? अगर आप टेप खरीदना चाहें तो यहाँ मौजूद है, लड़कों से आप ले सकते हैं। उसने कहा, दोस्तों, उसने कहा, मैं आपको अगले का तारुफ करवाता हूँ, ये है भाई ब्रैनम। उसने कहा, हो सकता है आप सब इनकी तालीम से इत्तफाक ना करते हो, मगर मैं आपको कुछ बता देना चाहता हूँ। 3 दिन पहले हम एक जगह बैठे हुए थे, और ये शख्स अगर मुझे ये सब ना बताता जो आज यहाँ हो रहा है, तो मैं यहाँ खड़ा ना होता। इसने मुझे बताया था कि तुम सब इसकी तालीम पर सवाल करने को तैयार हो, और मुझे इसने बताया था कि मुझे वो जगह छोड़नी पड़ेगी और यहाँ होना होगा, और मुझे बिल्कुल ठीक ठीक बताया था कि डॉक्टर मेड और ये सब लोग कहाँ कहाँ बैठेंगे। बिल्कुल ठीक, ये वही बैठे हुए हैं। उसने कहा, तुम शायद इसके साथ इत्तफाक ना करो, मगर मैं एक बात कहूँगा, जो कुछ वो सोचता है वो उसके बारे में बेखौफ है। उसने कहा, भाई ब्रैनम, अब ये जगह आपकी है। मैंने कहा, इससे पहले हम शुरू करें, मैं वो पढ़ता हूँ जो आज सुबह मैंने किया, मैं आसमानी रोया का नाफरमान ना हुआ। मैंने कहा, अब हम ये तय कर लें, अब आप सब इल्मे इलाहियात के डॉक्टर होने के नाते बात कर रहे हैं और मैं यहाँ अकेला खड़ा हुआ हूँ। मैंने कहा, अगर ये ऐसा है कि आप मुझसे यीशु मसीह के नाम पर बपतिस्मे पर सवाल करना चाहते हैं, तो हम पहले इसी से शुरू करते हैं। मैं चाहता हूँ आप में से कोई शख्स अपनी बाइबल लेकर यहाँ मेरे साथ खड़ा हो जाए, ताकि जो कुछ मैं सिखाता हूँ देखे। मैंने कहा, कोई खुदा के कलाम को लेकर यहाँ मेरे साथ खड़ा हो और मुझे गलत साबित करे। मैंने इंतजार किया, किसी ने कुछ न कहा। मैंने कहा, आप में से मैं कुछ लोगों को कह रहा हूँ, यहाँ आकर मेरे साथ खड़े हो। कहा, आपको क्या हो गया है? फिर अगर आप मेरे सामने खड़े होने से डरते हैं, तो फिर मेरा पीछा छोड़ दें। ये मैं नहीं था जिससे वो डर रहे थे, वो तो कादर मुतली खुदा का फरिश्ता था, क्योंकि वो जानते थे अगर वो आने वाली बातें मुझे पहले से बता सकता है, वो तो मेरी सोच से बढ़कर निकले। वो वहाँ खड़े होने को जानते थे। आप जानते हैं, आप उन वक्तों में रह रहे हैं, मगर उन्होंने ये नहीं किया। क्या मामला है? अगर ये बहुत अजीब है और वो जानते हैं, ये बिल्कुल सच्चाई है, मैंने इसकी टेप बनाई है, और कहीं पर भी। मैं इस पर मसीह तरीके से किसी भी भाई के साथ बात करने के लिए तैयार हूँ। मैं किसी के साथ बहस नहीं करता, मगर मैं चाहूँगा कि आप आकर इसे कलाम से गलत साबित करें, ना कि अपनी किताबों से। अब ये ना कहें डॉक्टर फलां फलां ने ये कहा है या मुकद्दस फलां फलां ने ये कहा है, बल्कि मैं तो जानना चाहता हूँ जो खुदा ने कहा है। यही बुनियाद है। मैं जानना चाहता हूँ वो क्या है। वो ऐसा कुछ नहीं करते। अब देखें, जब ये वक्त सात आवाजों का है तो फिर ये वक्त सात आवाजों का ही है। जब किताब मुकम्मल हो गई है, ये मुकाशवा 10 का जाहिर होना है। अब गौर करें, सुने। अब मैं आपको मजीद नहीं रोकूंगा। मैं जानता हूँ मैं आपको थका रहा हूँ। यहाँ अभी 10:20 है। अब ध्यान से सुने। मैं जानता हूँ आप खड़े हुए अपनी साइड बदल रहे हैं और वगैरह वगैरह कर रहे हैं। मुझे उस वक्त खुशी होगी जब चर्च तैयार हो जाएगा, तो फिर हमारे हाथ पांव नहीं थकेंगे, फिर हम पूरा दिन मुनादी कर सकेंगे। अब गौर करें, अब तवज्जो दे। सात गर्ज की आवाजें धमाके थे। खुदा हमारी मदद करे। अगर मैं गलती पर हूँ तो खुदा मुझे माफ करे। मैं आपसे सवाल पूछ रहा हूँ, जब ये आवाज आई तो ये धमाके के साथ गर्ज थी। क्या आपने गौर किया, सात मोहरें सात कलीसियाई जमानों के बाद आती हैं। जब पहली मोहर खुली तो वहाँ गर्ज हुई। पहली मोहर जब किताब में खुली तो वहाँ गर्ज हुई। क्या ये पहली मोहर नहीं जो किताब की पिछली जानिब से इस तरह खुलेगी? खुदा अपना प्रोग्राम नहीं बदलता। आए, अब हम मुकाशवा 6 निकालें। और फिर मैंने देखा कि बरा ने उन मोरों में से एक को खोला और उन चार जानदारों में से एक की गर्ज की सी ये आवाज सुनी के आ। अब वहाँ दूसरी गर्ज की कभी आवाज नहीं हुई। और जब आखिरी मोर खुली तो वहाँ आधे घंटे के करीब आसमान पर खामोशी है, लेकिन जब पहली मोर खुली तब वहाँ गर्ज का धमाका हुआ। हो कलीसिया, ये क्या हो सकता है? क्या हम इतनी ही दूर हैं? दोस्तों सोचो, मैं उम्मीद करता हूँ ये नहीं है, मगर क्या हो अगर यही हो? वो धमाका क्या था? और खुदा के सामने और इस खुली हुई बाइबल के सामने मैं झूठ नहीं बोलता, एक धमाका जिसने जमीन को हिला दिया। वो सात मोहरे जब बाइबल में खुलती है और वो पहली मोर जब आती है तो फक्त एक धमाका होता है जिसने सब चीजों को हिला दिया। ये एक गर्ज है। और फिर जो मोहरें पिछली जानिब है जब वो खुलेंगी तो क्या उन पर भी गर्ज ना होगी? मैं नहीं जानता, मैं नहीं कह सकता। पहली मोर पर एक गर्ज हुई और वो मोहर गर्ज थी। उस वक्त नरसिंगा फूंका गया और नरसिंगा पेंतिकोस पर बजाया गया। जी हाँ, मैं उसमें नहीं जाऊंगा। अब अगर ये रोया कलाम से है जिस रोया पर मैं बोल रहा हूँ, ये मैंने पिछले हफ्ते की सुबह देखी थी, ये एक हफ्ता पहले, अब से एक हफ्ता पहले, इसे याद रखें। अब अगर रोया कलाम के मुताबिक थी तो फिर इसकी ताबीर भी कलाम से होनी चाहिए या इसका तसलसल कलाम से जारी रहना चाहिए। मैंने फक्त इंतजार किया ताकि इसे जज्ब कर लूं। अब ये जो कुछ मैंने देखा है ये क्या था? मैं नहीं जानता, मगर मैं मौत से डरा। क्या हम वीरान हो गए हैं? क्या हम इख्तिताम पर हैं? याद रखें, इस फरिश्ते ने कहा जब ये वाक्या हुआ तो उसने इसकी कसम खाई, अब देर ना होगी। मुझे हैरत है अगर हम इसे जान पाए। अब आप कहते हैं ठीक है, अब ये ऐसे लगता है कि ये धमाका होगा। भाई, वो उस वक्त आ जाएगा جب آپ سوچ بھی نہیں رہے ہوں گے، آپ اسے آخری بار سنیں گے۔ اب کیا یہ صاف صاف نہیں ہے؟ جب پہلی مور کھلی تو یہ موریں کتاب کے اندر تھی۔ یہ بیت جو بولے گئے، راستبازی تقدیس، رومن کیتھولک چرچ اور پروٹیسٹنٹ ہے، اور جب یہ سب چھوٹی جنگیں اور دوسری باتیں خدا کے کلام کی چھوڑ گئے، تو پھر ساتواں فرشتہ آ گیا اور ان سب باتوں کو اکٹھا کیا تاکہ انہیں سمجھا سکے۔ سمجھے؟ اور پھر وہ ان سات گرج کی آوازوں کو پورا کرتا ہے۔ جب یوحنا نے لکھنا شروع کیا تو کہا انہیں مت لکھ بلکہ انہیں مہر بند کر دے، اور پہلی مہر کھولی گئی ان مہروں میں سے جو کتاب کے اندر ہے۔ یہ ایک گرج کے ساتھ کھلی۔ اگر یہ کلام ہے تو یہی فقط ہو سکتا ہے۔ اگر کوئی اور کلام ہے، کوئی بھی بات جو بائبل کی سمجھی جاتی ہے، یا ایسے ہی ہے جیسے آپ مجھے یہ نہیں بتا سکتے کہ برزخ جیسی کوئی چیز ہے یا اس طرح کی کوئی اور باتیں ہیں، بائبل میں ایسی چیزوں کا حوالہ نہیں ہے، یہ آپ مجھے نہ بتائیں تو یہ باتیں مکابیوں کی کتاب میں ہیں، اس لیے یہ ٹھیک ہو سکتی ہے۔ اور وہ دانیل کی چوتھی کتاب جس میں فرشتہ اس کے بالوں سے پکڑ کر اسے بٹھاتا ہے اور کہتا ہے نیچے بیٹھ جا، ایسا کوئی حوالہ بائبل میں کبھی نہیں ملا جہاں ناصرت کے یسو نے مٹی کی چڑیا بنائی ہو اور اس کے پاؤں لگائے ہو اور کہا ہو چھوٹی چڑیا اڑ جا۔ اس کے کوئی معنی نہیں ہے، بائبل میں اس کے بارے میں کچھ بھی نہیں ہے۔ یہ بے وقوفی نہیں ہے، بلکہ خدا ترجمہ کرنے والوں کو دیکھتا رہا تاکہ وہ اس میں کوئی بے وقوفی یا عقیدہ شامل نہ کر سکے۔ ہو سکتا ہے وہ مقابی لوگ اچھے ہوں، وہ اچھے تھے، مگر میں یہ نہیں کہتا کہ وہ اچھے لوگ نہیں تھے، مگر یہ کلام کے مطابق نہیں ہے۔ یہ یسوع مسیح کا مکمل مکاشفہ ہے، اس میں نہ تو کچھ ڈالا جا سکتا ہے اور نہ کچھ نکالا جا سکتا ہے، اور اگر ہم اس میں کچھ ملا دیں تو یہ باقی کلام کے ساتھ میل نہیں کھائے گا۔ بائبل میں 66 کتابیں ہیں اور ایک لفظ بھی دوسرے کے ساتھ متضاد نہیں ہے۔ اور پھر اگر یہ آخری نرسنگوں کے پھوٹنے کا تسلسل ہے یا یہ سات گرجیں جو آخری موروں کے بید میں آ رہی ہیں، تو اسے پورا ہونا ہی ہوگا یا باقی کلام سے اس کا موازنہ کر لیں۔ اور اگر ان میں سے پہلی گرج کے دھماکے کے ساتھ کھلتی ہے اور دوسری والی جو پچھلی جانب ہے ایسی ہی ہوگی، دیکھیں کیا ہوتا ہے۔ اگر رویا کلام کے مطابق ہے تو پھر اس کی تعبیر بھی کلام ہی سے ہونی چاہیے یا اسی کلام کے تسلسل میں ہونی چاہیے۔ غور کریں، مکاشفہ 3 اور 4 پر سات گرجے اور پھر دھیان دے 3 اور 4، اور پھر کیا ہے؟ ایک قسم ہے اس زوراور فرشتے کی طرف سے کہ وقت ختم ہو گیا ہے۔ آپ دیکھیں جب یہ گرجے اپنی اپنی آوازیں دے دیتی ہیں، پھر وہ فرشتہ، اس پر تھوڑا غور کرے، ایک فرشتہ بادل اڑے ہوئے اور دنک اس کے سر پر ہے۔ کیوں آپ جانتے ہیں یہ کون ہے؟ ایک پاؤں خشکی پر اور سمندر پر رکھتا ہے اور اپنا ہاتھ اٹھا کر قسم کھاتا ہے کہ جب وہ سات گرجے اپنی آوازیں دیتی ہیں تو پھر وقت باقی نہ رہے گا۔ اور اگر خدا کے پوشیدہ مطلب کی خدمت ختم ہو چکی ہے تو کیا ہو اگر وہ ساتوں بید آ رہے ہو اور ایک فروتن چھوٹی سی کلیسیا جیسی کہ ہماری ہے، وہ قادر مطلق اس میں آ گیا ہو اور اپنے چھوٹے درجے کے لوگوں کا خیال کر رہا ہو؟ آپ کہتے ہیں وہ میں تو ایسا نہیں سوچتا، یہ شاید نہ ہو، مگر کیا ہو اگر یہی ہو؟ تو پھر وقت گزر چکا ہے۔ کیا آپ نے یہ سوچا؟ سنجیدگی سے لیں، ہو سکتا ہے کہ ہمارے سوچنے سے پہلے دیر ہو جائے۔ یہ ستارے اپنے جرمٹ میں واپس آئے اور فرشتے کی آمد ہوئی اور کہا گیا جیسے یوحنا بھیجا گیا کہ پرانے عہد نامے کو بند کرے اور مسیح کو متعارف کروائے، ایک پیغام ان الجھی ہوئی باتوں کو بند کر دے گا، اور آخری پیغام آ کر مسیح کی آمد سے تھوڑی دیر پہلے اسے متعارف کروائے گا۔ غور کرے، زوراور فرشتے نے قسم کھا کر کہا کہ اب دیر نہ ہوگی۔ اب میں مزید آپ کو نہیں روکوں گا، اب ایک منٹ کے لیے اس پر سوچیں۔ اب سنیں، یہ فرشتہ آسمان سے نیچے آتا ہے، دیکھیں باقی سات فرشتے وہ سات کلیسیاؤں کے فرشتے ہیں، وہ زمینی پیغمبر ہیں۔ مگر یہ فرشتہ، سارا پیغام پورا ہو گیا ہے۔ ساتواں فرشتہ ساری باتوں کو پورا کر کے ختم کر دیتا ہے، اور یہ فرشتہ زمین پر نہیں آتا، یہ زمین پر رہنے والا کوئی انسان نہیں ہے، جیسے کہ کلیسیائی زمانوں کے فرشتے ہیں جو پورے ہو گئے ہیں، مگر یہ فرشتہ اگلا اعلان کرتا ہے، اور ایک فرشتے کا مطلب ہے پیغمبر، اور وہ آسمان سے نیچے آتا ہے اور آگ کے ستون کو اوڑے ہوئے ہے، بادل اس کے سر پر کوسے قضا ہے، اور کوسے قضا ایک عہد ہے، یہ مسیح تھا، ایک پاؤں خشکی پر، دوسرا سمندر پر، اور یہ قسم کھا کر کہتا ہے اب دیر نہ ہوگی۔ جناب ہم کہاں ہیں؟ یہ سب کیا ہے میں آپ سے پوچھ رہا ہوں۔ دوسرے فرشتے پیغمبر تھے، یعنی زمینی لوگ، مگر یہ فرشتہ جس نے یہ کہا، لودیکیا کی کلیسیا کے فرشتے کو، افسس کی کلیسیا کے فرشتے کو، یعنی زمینی پیغمبروں کو، دیکھیں، آدمیوں، پیغمبروں، نبیوں اور وغیرہ وغیرہ، اور کلیسیا کو، مگر یہ والا زمین سے نہیں ہے، یہ آسمان سے آیا ہے، کیونکہ سارے بید کھل گئے ہیں، اور جب بید کھل چکے ہیں تو اس فرشتے نے کہا اب دیر نہ ہوگی، اور پھر سات گرجے اپنی آوازیں دیتی ہیں۔ کیا ہو اگر یہ کچھ ایسا ہو جسے ہم جانے کہ کیسے ہم اٹھائے جانے والے ایمان میں داخل ہو سکتے ہیں؟ یہ کیا ہے؟ کیا ہم بھاگ کر دیواریں کود جائیں؟ کیا کچھ ہونے کے لیے مقرر ہے؟ اور کیا یہ پرانے بیکار بوسیدہ بدن بدل جانے والے ہیں؟ ہو خداوند، کیا میں یہ دیکھنے کے لیے زندہ رہ سکتا ہوں؟ کیا یہ اتنا قریب ہے کہ میں اسے دیکھ سکوں گا؟ کیا یہی نسل ہے؟ صاحبو، میرے بھائیو، یہ کون سا وقت ہے؟ ہم کہاں ہیں؟ آئے ہم گھڑی دیکھیں، کیلنڈر دیکھیں، دیکھیں کہ ہم کس تاریخ میں رہ رہے ہیں۔ اسرائیل اپنی زمین فلسطین میں ہے، اور وہ داؤد کا چھ کونوں والا ستارے کا جھنڈا 2000 سال پہلے، جی ہاں، تقریباً 2500 سال پہلے سب سے پرانا جھنڈا لہرایا جا رہا ہے۔ اسرائیل اپنے ملک میں واپس آ گیا ہے۔ جب انجیر کی کوپلے نکلنے لگے، یہ نسل تمام نہ ہوگی، یہ نہیں مرے گی، جاتی نہ رہے گی جب تک سب باتیں پوری نہ ہو جائے۔ قومیں ٹوٹ رہی ہیں، اسرائیل جاگ رہا ہے، یہ علامتیں جو نبیوں نے بتائی تھی، غیر قوم کے دن گنے گئے ہیں، سہاگا پھرنے کے لیے تیار ہے، بٹکے ہوئے تم واپس آ جاؤ۔ نجات کا دن قریب ہے، لوگوں کے دل ڈر سے گرتے جا رہے ہیں، روح سے بھر جاؤ، مسئلے درست کر لو، اوپر دیکھو، تمہاری نجات نزدیک ہے۔ جھوٹے نبی جھوٹ بول رہے ہیں، خدا کی سچائی کا انکار کر رہے ہیں، پر یسوع مسیح ہمارا خدا ہے، آپ جانتے ہیں یہ سچائی ہے، مگر ہم تو واپس چلیں گے جہاں رسول چلتے تھے، کیونکہ نجات کا دن نزدیک ہے۔ آدمیوں کے دل ڈر سے گرتے جا رہے ہیں، روح سے بھر جاؤ، اپنی مچھلیں ٹھیک اور صاف کر لو، اوپر دیکھو، تمہاری نجات نزدیک ہے۔ آپ جتنا سوچتے ہیں اس سے بھی نزدیک ہے، یہ مجھے خوف زدہ کر دیتی ہے۔ او، میں نے بہت کچھ نہیں کیا، ہم کہاں ہیں؟ اب دیر نہ ہوگی، وہ اعلان کرتا ہے، وقت ختم ہو گیا ہے۔ کیا واقعہ ہوتا ہے؟ کیا ہوتا ہے؟ بھائیو، اب ایسا ہو سکتا ہے؟ سنجیدگی سے سوچو، اگر ایسا ہے تو پھر مخروط کی چوٹی سات گرجوں سے ڈگ گئی ہے۔ کیا میں نے آپ کو مخروط کا پیغام دیا تھا؟ یہ چوٹی کا پتھر ہے۔ اس نے کیا کیا؟ رولک اس نے خود چوٹی کو ڈانپ دیا اور اسے مہر بند کر دیا۔ جب ہم اپنے ایمان پر راست بازی اور دینداری اور ایمان پر وغیرہ وغیرہ بڑھاتے ہیں، اور جب تک ہم ساتویں چیز پر پہنچتے ہیں، تو ساتویں چیز محبت ہے، جو خدا خود ہے۔ اس طرح سے وہ شخصی طور پر بناتا ہے اور اسے ڈانپ لیتا ہے اور اس پر پاک روح کی مہر لگا دیتا ہے۔ پھر اگر یہ ایسا ہی ہے تو پھر اس کے پاس سات کلیسیائی زمانے ہیں، جو اس کے پاس سات بیت تھے جو بولے گئے تھے، اور وہ انہیں واپس لانے کے لیے لڑے، اور اب چوٹی کا پتھر آتا ہے جو کہ کلیسیا کو اوپر سے ڈھانک لیتا ہے۔ کیا گرجوں کا یہ مطلب ہے میرے بھائیوں؟ صاحبوں، کیا ہم اسی مقام پر ہیں؟ जूनी, मैं तुम्हारा ख्वाब लेना चाहता हूँ। देखो जूनियर, इससे पहले मखरूत पर मुनादी की जाती, इससे महीनों पहले ये ख्वाब देखा गया था। आप कहते हैं ये ख्वाब किसके बारे में है? नबूकदनज़र ने एक ख्वाब देखा जिसकी ताबीर दानियल ने बताई कि कब गैर कौम का जमाना शुरू हुआ और कब उसका इख्तिताम होगा, और ये बिल्कुल उसी तरह हुआ और एक नुक्ता भी नहीं टला। आपने गौर किया, वो लिखाई जो उस चट्टान पर थी, मैंने उसकी ताबीर की उनके लिए और वो खुश थे। ये खुदा का बेद था जो सालों तक समझा नहीं जा सका था। क्या ये हो सकता है? और अब गौर करें, एक राजदार तरीके से हमने इसे हवा से हासिल किया, एक तेज औजार जिसने चोटी को खोल दिया, और वहाँ एक सख्त पत्थर था मगर उसकी ताबीर नहीं हुई थी, उस पर कुछ लिखा हुआ नहीं था। जूनियर, मैंने इसकी ताबीर नहीं की थी, मैंने फक्त उसकी तरफ देखा था और भाइयों से कहा था इसकी तरफ देखो, और ये आज रात पूरा हो गया है। और जब वो इसका मुतालिया कर रहे थे तो मैं मगरिब की तरफ चला गया। किस लिए? हो सकता है उसकी ताबीर को समझने के लिए कि उस चोटी पर क्या लिखा हुआ है। क्या ये हो सकता है? और वो धमाका दूसरी सुबह जो हुआ जिससे मैं हिल गया और ऊपर हवा में उठ गया, जितनी ऊंची ये इमारत है, उस फरिश्तों के जुर्मट में वो सात फरिश्तों की शक्ल में एक मखरूत था। क्या ये वो गर्जे हैं जो आ रही हैं? क्या ये हो सकता है? इस सब की ताबीर कर दी गई है, इनके ख्वाब के मुताबिक ये सब कुछ हो चुका है। खुदा के कलाम के मुताबिक सातवां फरिश्ता पूरा करेगा, सातवां पैगाम पूरा हो जाएगा, और फिर सात गर्जे हैं। और फिर उसने देखा कि चोटी का पत्थर लुढ़का, जिसके बारे में बहुत सारे लोग नहीं जानते हैं कि सात मोहरें जाहिर होने के लिए हैं। मैंने मुकाशवा पर बहुत से लोगों की किताबें पढ़ी हैं, मगर इस पर बात करते हुए कभी नहीं सुना। वो इसे छोड़ देते हैं, मगर आपको ये बताया गया है कि ये यहाँ पर है। मैं नहीं जानता कि ये क्या है। क्या ये वो हो सकता है? खुदा का रहम हम पर हो। अगर ये वो है तो फिर हम संजीदा वक्त में है। अब वक्त एक मिनट देखें। अगर ये ऐसा है और वेद पूरा हो चुका है जो इन ख्यालों पर लिखा था, मैं इस कलीसिया में खुदा प्रस्त लोगों के साथ बैठने पर खुश हूँ जिनको खुदा ने ये ख्वाब दिखाए हैं। इन आदमियों और इन औरतों को मुतारिफ करवाने में मेरी खुशी है जो जूनियर के चर्च में जाते हैं, और इस चर्च में भी जो कि भाई नेवल का है, और इन लोगों को जो यहाँ जमात में बैठे हुए हैं। बाइबल कहती है आखिरी दिनों में वो ख्वाब देखेंगे, और ये यहाँ हैं, और इनको देखें, ये कलाम के साथ मुवाजना करें। इसके बारे में कुछ नहीं जानता, एक धमाका हुआ और फिर अब्दिये से सात फरिश्ते आए। मैंने कहा खुदावन तू क्या चाहता है कि मैं करूँ? ये बताया नहीं गया। हो सकता है मुझे पहले ये मालूम करना है, मैं नहीं जानता। हो सकता है ये भी ना हो, मैं नहीं जानता। मैं तो ये कह रहा हूँ क्या हो अगर यही हो, अगर ये कलाम के मुताबिक है तो लगता है ये पास ही है। क्या आप ऐसा नहीं सोचते? फिर देखे, गौर करें कि चोटी के पत्थर की ताबीर नहीं हुई थी, समझे? मगरिब में जाओ और वापिस आओ। या ये है, क्या ये सात फरिश्तों के जुर्मट में मेरे पास आए हैं? और जब मैं आपसे क्यामत के रोज मिलूंगा तो आप जान जाएंगे कि मैं झूठ नहीं बोलता, खुदा मेरा इंसाफ करने वाला है। या ये वो दूसरा खुरूज है जिस पर मैंने एक दिन बात की थी? क्या ये कोई चीज है जो कलीसिया के लिए आ रही है? मैं नहीं जानता। इस पर मैं थोड़ा सा ठहर सकता हूँ, मगर मैं इससे आगे बढ़ूंगा। ये हो सकता है कि ये जोरदार गर्ज या सातवां फरिश्ता सातवें जुर्मट में या सातवें वक्त के जुर्मट में उनका ये मखरूती रूप, तीन एक तरफ और एक चोटी पर, और वो अब्दियत से आए, ये हो सकता है? क्या ये गर्जों का वेद है जो कि चोटी के पत्थर को वापिस लाएगा? आप जानते हैं कि मखरूत को कभी भी चोटी के पत्थर से नहीं डाका गया। चोटी के पत्थर को अभी आना है, उसको रद्द कर दिया गया था, भाइयों बहनों, क्या ये हो सकता है या क्या ये तीसरा खिंचाव है जो कि उसने मुझे 3-4 साल पहले बताया था? पहला खिंचाव आपको याद है क्या हुआ था? मैंने इसको बताने की कोशिश की थी मगर उसने कहा ये मत करो। दूसरा खिंचाव उसने कहा मत कोशिश करो, और मैंने कैसे खींचा आपको याद है? आप सबको ये याद है और ये टेप पर मौजूद है और वगैरह वगैरह। और फिर उसने कहा अब तीसरा खिंचाव आ रहा है मगर इसकी तफसीर करने की कोशिश मत करना। आपने देखा आज रात मैं इस तक कैसे पहुंचा? मैं नहीं जानता, मगर मैं अपनी कलीसिया के लिए इस ड्यूटी में बंधा हुआ हूं कि कुछ कहूं और आप खुद ही अपना नतीजा निकाल लें। अब क्या यही वेद है जो खुलना होगा, जो कि मसीह को लाएगा, कलीसिया के लिए कुवत को लाएगा? देखें, हम तो पहले ही हम तोबा और यीशु मसीह के नाम में बपतिस्मा लेने पर ईमान रखते हैं। हम पाक रूप पाने पर ईमान रखते हैं। हमारे यहाँ निशानों, मौजजात, अजीब काम और गैर जुबानों में बोलना और वगैरह वगैरह जो इब्तदाई कलीसिया में था है, और वाजे तौर पर जो जो इमाल की किताब में लिखा है उससे बढ़कर यहाँ लोगों के छोटे से ग्रुप में हुआ है और हमारी यहाँ एक छोटी सी खिदमत है। तो फिर ये सारी दुनिया में क्या हुआ है, समझे? उससे बढ़कर जो इमाल की किताब में लिखा हुआ है, उसी तरह मुर्दों का जिंदा होना। याद रखें, वहाँ यीशु मसीह के वसीले 3 मुर्दे जिंदा हुए और हमारे यहाँ जो डॉक्टरों के रिकॉर्ड में मौजूद है वो 5 हैं, समझे? वो काम जो मैं करता हूँ तुम उससे बढ़कर करोगे। मैं जानता हूँ किंग जेम्स कहती है बड़े, मगर आप कोई बड़े काम नहीं कर सकते बल्कि उससे बढ़कर। उस वक्त वो एक शख्स में था, अब वो पूरी कलीसिया में है, समझे? तुम इससे बढ़कर काम करोगे क्योंकि मैं अपने बाप के पास जाता हूँ। अगर ये तीसरा खिंचाव है तो फिर आगे एक अजीम खिदमत पड़ी हुई है। मैं नहीं जानता, मैं नहीं कह सकता, मैं नहीं जानता। गौर करें, हम 1 मिनट के लिए इस तीसरे खिंचाव पर रुके। रोया में पहली उड़ान में छोटी पैंबर चिड़िया थी। ये तब था जब हमने पहले शुरू किया था। ये एक शख्स के हाथ पकड़ने से बढ़ना था, और आपको याद है उसने मुझसे क्या कहा था? अगर तू संजीदा रहेगा तो ऐसा होगा कि तू उनके दिलों के भेद जान जाएगा। कितने लोगों को याद है कि यहाँ से ऐलान किया गया था कि कौमों के दरमियान ये होगा, और क्या ये हुआ? बिल्कुल। फिर कहा गया डर मत, मैं तेरे साथ रहूंगा, समझे? और ये होता रहेगा। अब देखें, उन छोटी छोटी चिड़ियों की उड़ान पहला खिंचाव था। वो अपने वक्त पर मुलाकात के लिए चली गई, खुदावंत की आमद की मुलाकात के लिए। ये पहला पैगाम है। दूसरी मर्तबा दिलों के भेद, एक शख्स को हाथ से पकड़कर और वहीं खड़े रहकर उसको बताना कि उसको क्या था, और अगली मर्तबा उनके गुनाहों को जाहिर कर देना और उन्हें बताया कि क्या करना है और क्या ये सच है। और फिर जैसा खुदा ने कहा वैसा ही जाहिर हुआ, और आप इसके गवाह हैं, और दुनिया भी गवाह है, और कलीसिया भी गवाह है। जब मैंने कहा मैंने फरिश्ते को देखा है, वो एक जलती हुई जर्द रंग की आग में था, तो लोग हंसे और कहा बिली अपने आप में आओ। सैंसी चमत्कार के जरिए कैमरे की आंख ने इसे ले लिया। मैं झूठ नहीं बता रहा था, मैं तो सच बता रहा था। खुदा ने इसे साबित कर दिया। मैंने कहा उस पर तारीख साया है, और ये स्याह साया है, और ये मौत है, और ये जो सफेद है ये एक जिंदगी है, मगर दूसरा एक मौत है, और ये वहाँ है तस्वीर में पिछली तरफ है। इस पर जॉर्ज जे लेसी ने कहा मैकेनिकल कैमरे की आंख कोई नफसियाती चीज नहीं ले सकती। क्या आप मेरी बात समझ रहे हैं? गौर करें, पहली छोटी उड़ान हाथ है, दूसरी वाली बड़ी थी, सफेद कबूतर, रुलकुस दिलों के भेदों को जाहिर करता है, और तीसरी उड़ान फरिश्तों की थी, परिंदे नहीं, फरिश्तों की। और ये सब का इख्तिताम है। भाइयों, क्या यही वक्त होगा? क्या यही वक्त है? अब जरा गौर से सुने और इसका गलत मतलब ना निकालें। मैं आपसे कुछ पूछना चाहता हूँ। आए 1 मिनट के लिए पीछे चलते हैं। कलीसिया जानती है कि ये सच है, साइंसी दुनिया जानती है कि ये सच है, और आज रात बहुत से लोग यहाँ बैठे हैं और बहुत सारे अभी तक जिंदा हैं। और कहा था जैसे यूहन्ना पहली आमद पर एक पैगाम के साथ भेजा गया था, उसी तरह ये दूसरा पैगाम उसकी दूसरी आमद का है। आपको याद है? और जब ये पूरा हो गया तो फिर यूहन्ना ने क्या किया? یہ یوحنا ہی تھا جس نے کہا، دیکھو یہ خدا کا برہ ہے جو جہاں کے گناہ اٹھا لیے جاتا ہے۔ وہ یہی ہے میرے بھائیو۔ کیا وہ گھڑی آ پہنچی ہے؟ میں نہیں کہتا کہ آ پہنچی ہے، میں تو نہیں جانتا، مگر میں تو آپ سے پوچھ رہا ہوں۔ میں چاہتا ہوں کہ آپ سوچیں، یا پھر کیا یہ وہی وقت ہوگا جب یہ دوبارہ ہو، دیکھو یہ خدا کا برہ ہے، یا ملاکی چار کا وقت ہے کہ بچوں کے دل والدوں کے ایمان کی طرف پھیرے؟ کیا یہ اس طرح کا دھماکہ ہوگا جو کہ اتنی طاقتور چیزیں کرے گا جب تک کلیسیا کو ٹھیک نہ کر دے جو کہ گر رہی تھی اور خدا کے بید نہیں سمجھ رہی تھی اور وغیرہ وغیرہ؟ جب وہ دیکھتے ہیں کہ طاقتور دھماکہ سمیٹ لے جاتا ہے، کیا یہ ان کے دلوں کو واپس والد کی طرف پھیرے گا جیسا کہ بائبل کہتی ہے یہ ہوگا، یا یہ پیغام پہلے ہی ہو چکا ہے جس کو یہ کر دینا چاہیے تھا؟ میں نہیں جانتا۔ کیا یہ آخری وقت کا نشان ہے جناب، یا کیا یہ وہ نشان ہے کہ سب کچھ ہو چکا ہے؟ مجھے یہ بالکل کلام کے مطابق لگتا ہے، میں نہیں جانتا۔ وہاں وہ فرشتے تھے گرج کی طرح، ایک دھماکہ ہوا تھا، اس نے ساری زمین کو ہلا دیا تھا۔ خدا جانتا ہے میں سچ بتا رہا ہوں، بس یاد رکھے کچھ ہونے کے لیے طے ہے، میں نہیں جانتا یہ کیا ہے۔ لیکن کیا یہ وہ ہو سکتا ہے؟ میرے کہنے کا مطلب یہ ہے کہ اپنے آپ کو تیار کر لیں۔ آئے ہم دعا کریں۔ کیسے دعا کریں؟ اس کی ایمانداروں کی فوج میں اپنی جگہ سنبھال لیں اور اپنے آپ کو تیار کریں۔ ہو سکتا ہے کہ یہ ہمارے سوچنے سے پہلے ہو جائے۔ اب جیسا کہ آپ مجھے جانتے ہیں اور جیسا کہ میں بھی آپ کو جانتا ہوں، میں نے کبھی آپ سے جھوٹ نہیں بولا، اور جیسا سیموئل نے ان سے کہا تھا، کیا میں نے کبھی تم کو کوئی بات خداوند کے نام سے کہی ہے جو پوری نہ ہوئی ہو؟ اب میں آپ کو بتا رہا ہوں، میں نہیں جانتا یہ کیا ہے، میں یہ نہیں کہہ سکتا کہ یہ کیا ہے، میں نہیں جانتا، مگر میں آپ کو سچ بتا رہا ہوں، میں خوف زدہ ہوں۔ آپ کا بھائی ہوتے ہوئے میں پچھلے ہفتے سے خوف زدہ ہوں۔ یہ آخری وقت ہو سکتا ہے، یہ کوسے قضا کا وقت ہو سکتا ہے جو پورے آسمان پر ہو اور آسمان سے اعلان ہو جو کہہ رہا ہو مزید وقت نہیں رہا۔ اگر یہی ہے تو دوستو، اپنے آپ کو خدا سے ملنے کے لیے تیار کر لیں۔ اب بہت زیادہ خوراک اندر رکھی گئی ہے، آئے ہم اسے استعمال میں لائیں، آئے اب ہم اسے استعمال کریں۔ میرے ساتھ اسی پلیٹ فارم سے میں خدا کو پکارتا ہوں، خداوند یسوع مجھ پر رحم کر، میں جتنا جانتا ہوں اس کے مطابق اچھی زندگی گزارنے کی کوشش کرتا ہوں۔ میں نے اس پیغام کو خدا کے کلام میں سے لانے کے لیے بھرپور کوشش کی جتنی کہ میں کر سکتا تھا، خدا میرے دل کو جانتا ہے۔ لیکن جب فرشتوں کا جرمٹ اس جگہ پر چھا گیا تھا تو میں مفلوج سا ہو گیا تھا۔ بہت دیر تک میں کچھ بھی محسوس نہ کر سکا، بہت دیر بعد تک بھی اچھا محسوس نہ کر سکا، اور کمرے میں چلنے کی کوشش کر رہا تھا، ریڑھ کی ہڈی سے گردن تک، اوپر سے نیچے تک مکمل مفلوج سا ہو گیا تھا، اور کچھ بھی نہیں محسوس کر رہا تھا۔ میں اپنے ہاتھوں کو محسوس نہیں کر پا رہا تھا۔ میں سارا دن عجیب سی حالت میں رہا، اور میں کمرے میں چلا گیا اور بیٹھا رہا۔ اتوار کو میں یہاں بولنے کے لیے آیا، اور میں نے بولنے کے دوران اپنے آپ کو ہلایا اس میں سے نکل آؤں، مگر پیر کو پھر سے ویسا ہی تھا، اور اب یہ پھر یہاں ہے۔ میں نہیں جانتا صاحبو، میں نہیں جانتا۔ آپ کا بھائی ہوتے ہوئے میں فقط دیانتدار رہنا چاہتا ہوں، میں نہیں جانتا۔ کیا یہ وقت ہے؟ کیا یہ سارے بید پورے ہونے کا وقت ہے؟ کیا جو بتانا تھا وہ پورا ہو چکا ہے؟ کیا واقعی ہی یہ وہ سات گرجیں تھیں جو کہ کچھ ظاہر کرنے والی تھی کہ وہ چھوٹا گروہ ایک ساتھ جمع ہو کر اس اٹھائے جانے والے ایمان کو جب وہ آئے گا تو اٹھانے کے لیے پائے گا؟ کیونکہ ہم بدل جائیں گے جتنی جلدی وہ فرشتے آئیں، ایک لمحے میں آنکھ جھپکتے ہی ان کے ساتھ جو سوئے ہوئے ہیں اوپر اٹھا لیے جائیں گے تاکہ خداوند سے ہوا میں ملاقات کرے۔ میری یہ دعا ہے، اگر یہ ایسا ہی ہے تو خدا میں نہیں جانتا، خداوند میں تو فقط کلیسیا کو بتا رہا ہوں، اگر یہ ایسا ہی ہے تو خداوند ہمارے دلوں کو تیار کر، خداوند ہمیں اس عظیم گھڑی کے لیے تیار کر جس وقت کے لیے سارے وقت کی تاریخ سارے نبیوں اور پیغمبروں نے دیکھی۔ خداوند میں نہیں جانتا کہ کیا کہوں، میں کچھ کہنے سے ڈرتا ہوں، خداوند نہ آئے۔ جب میں دنیا کو ایسی حالت میں دیکھتا ہوں تو مجھے اپنے اوپر شرم آتی ہے، کیونکہ میں نے اتنا کام نہیں کیا جتنا مجھے کرنا چاہیے تھا۔ مجھے اپنے اوپر شرم آتی ہے۔ اگر کل آنے والی ہے تو خداوند میرے دل کو مسا کر دے، باپ مجھے زیادہ مسا کر تاکہ میں ہر اس کام کو جو میں کر سکتا ہوں کروں کہ دوسروں کو تیرے پاس لاؤں۔ میں تیرا ہوں، میں یسعیاہ کی طرح محسوس کرتا ہوں جیسا اس نے اس دن ہیکل میں جب اس نے فرشتوں کو آگے پیچھے اڑتے دیکھا تھا۔ ان کے منہ پر اور پاؤں پر تھے اور دو پروں سے اڑ رہے تھے اور کہہ رہے تھے، پاک پاک پاک۔ او کس طرح وہ جوان نبی کانپ اٹھا تھا، وہ وقت سے تھوڑا آگے بڑھنے لگا، اور جب اس نے دیکھا، جیسے ہی اس نے رویائیں دیکھی وہ پکار اٹھا، مجھ پر افسوس۔ باپ ہو سکتا ہے مجھے بھی کچھ ویسا ہی لگ رہا ہو جب میں نے اس رات فرشتے دیکھے یا اس صبح دیکھے۔ افسوس مجھ پر، کیونکہ میں نیجس لب ہوں اور نیجس لب لوگوں میں رہتا ہوں، اور اے باپ مجھے صاف کر، اور میں یہاں ہوں، مجھے بھیج خداوند، جو کچھ بھی یہ ہے۔ اور میں اس ممبر پر 30 سالوں سے کھڑا ہوا ہوں، اگر کوئی چیز خداوند تو چاہتا ہے کہ میں کروں تو میں یہاں ہوں۔ خداوند میں تیار ہوں تاکہ میں تیری نظر میں رحم پا سکوں۔ میں خاکساری سے دعا کرتا ہوں، میں اس چھوٹے گروہ کے لیے دعا کرتا ہوں جس کا روح القدس نے مجھے نگہبان ٹھہرایا ہے۔ انہیں خوراک دے، میں نے وہ سب کیا ہے جو کہ میں جانتا تھا کہ کیسے کرنا ہے۔ خداوند انہیں زندگی کی روٹی دے، جیسا کہ بہت سالوں پہلے اس رویا میں جب وہ بہت بڑا پردہ مغرب میں پڑا تھا اور زندگی کی روٹی کا ایک پہاڑ تھا اور وہ چھوٹی کتاب۔ میں اس آسمانی رویا کا نافرمان نہ ہوا اور یہاں یہ سب کچھ رونما ہوا اور ہمارے سامنے ظاہر ہو گیا۔ تو ہی خدا ہے اور تیرے سوا کوئی دوسرا خدا نہیں ہے۔ خداوند ہمیں قبول کر، ہمارے گناہوں کو معاف کر دے۔ میں اپنی ساری بے اعتقادی کے لیے توبہ کرتا ہوں اور اپنے سارے گناہوں کے لیے بھی میں خدا کے مذبح پر التجا کرتا ہوں۔ جیسا کہ آج رات میں چھوٹی سی کلیسیا کے ساتھ آتا ہوں، ایمان کے ساتھ اس بلڈنگ سے اٹھائے جانے میں، جیسے کہ ہم آسمانی مقاموں میں ایک ساتھ بیٹھے ہوئے ہیں خدا کے تخت کے چوگرد، ہمارے دل بہت مرتبہ گرمیش سے بھر گئے ان باتوں سے جو تجھے کرتے ہوئے دیکھا، اور تو نے اپنے بیدوں کو ہم پر کھول دیا۔ مگر خداوند آج رات میں بہت تھکا ہوا ہوں، افسوس مجھ پر۔ اور یعقوب کا جب اس نے ان فرشتوں کو اوپر نیچے اس سیڑھی سے آتے دیکھا تو اس نے کہا، یہ بھیانک جگہ ہے اور یہ خدا کے گھر سے بڑھ کر کچھ نہیں ہونا چاہیے، اور وہاں بیتیل قائم کیا گیا۔ اے خدا، لوگ یہ نہیں سمجھتے، یہ سمجھتے ہیں یہاں بہت بڑی خوشی ہے، مگر خداوند یہ کتنا تھکا دینے والا اور کتنا بھیانک ہے کہ انسان اس عظیم طاقتور آسمانی خدا کی حضوری میں رہے۔ میں اپنی چھوٹی کلیسیا کی معافی کے لیے دعا کرتا ہوں جس کی رہنمائی اور رہبری کے لیے تو نے مجھے بھیجا ہے۔ خداوند انہیں برکت دے۔ میں نے رویاؤں اور خوابوں اور باتوں کے مطابق کیا ہے جیسا کہا گیا، میں نے اپنے پورے علم کے ساتھ کیا ہے، جتنا میں جانتا ہوں اتنی ساری خوراک انہیں دی ہے۔ خداوند یہ جو کچھ بھی ہے، خداوند ہم آپ کے ہیں۔ خداوند ہم اپنے آپ کو تیرے ہاتھ میں دیتے ہیں، ہمیں معاف کر، ہم پر فضل کر اور ہونے دے جب تک ہم اس زمین پر ہیں تیرے گواہ رہے۔ پھر جب زندگی ختم ہو تو ہمیں اپنی بادشاہی میں قبول کر لینا۔ یہ ہم یسوع کے نام میں مانگتے ہیں، آمین۔ ہم میں سے ہر ایک اپنے دل کو صاف کرے، ہر بات کو، ہر بوجھ کو اپنے راستے سے ایک طرف کر دے۔ کوئی چیز آپ کو پریشان نہ کرے، مت ڈرے، ایسی کوئی چیز نہیں ہے جس سے آپ خوف زدہ ہو۔ اگر یسوع آ رہا ہے تو یہ بہت ہے، یہ وہ لمحہ ہے جس کے لیے سارا جہان تڑپ رہا ہے اور چلا رہا ہے۔ اگر یہ کوئی ایسی چیز ہے جو سامنے آنے والی ہے، ایک نئی آمد ہے یا ایک نئی نعمت ہے جس کی آمد ہو رہی ہے، یا یہ جو کچھ بھی ہے، یہ شاندار ہے۔ اگر یہ سات گرجوں کے مکاشفہ کا ظاہر ہونے کا وقت ہے یا کلیسیا پر ظاہر ہوگا اور کیسے، میں نہیں جانتا، میں نے بس وہی بتایا ہے جو میں نے دیکھا تھا۔ او میرے خدایا، کیا یہی وقت ہے؟ یہ سنجیدگی اور مقدس سوچ کا وقت ہے، اور اگر یہ میرے جانے کا وقت ہے تو میں تیرا ہوں۔ خداوند میں تیرا ہوں، جب تو سارا کام کر لے تو کہ خداوند یسو تو آ۔ یہ جو کچھ بھی ہو یا یہ جو کوئی بھی وقت ہے، میں اس کا ہوں۔ میں یہ نہیں کہتا کہ میری خواہش ہے کہ یہاں سے جاؤں، میں نہیں کہتا۔ پرورش کے لیے میرے پاس گھرانہ ہے، منادی کے لیے میرے پاس انجیل ہے، مگر یہ اس کی مرضی کے مطابق ہے، نہ کہ میری۔ یہ اس کی مرضی ہے، میں نہیں جانتا۔ بس جو بھی ہے میں آپ کو بتا رہا ہوں، جو بھی ہے خدا اسے پورا کرے گا، مگر میں آپ کو وہ بتا رہا ہوں جو میں نے دیکھا اور جو کچھ ہوا ہے۔ اس کا کیا مطلب ہے؟ میں نہیں جانتا۔ مگر صاحبو، کیا یہ اختتام ہو سکتا ہے؟ وہ چھ لوگ یہاں موجود ہیں۔ اب جن چھ لوگوں نے خواب دیکھے تھے، کیا یہ عجیب نہیں ہے کہ وہ ساتھ نہیں تھے؟ کیا یہ بہت عجیب نہیں؟ وہ چھ رہنمائی میں تھے اور پھر فوراً رویا۔ وہ لوگ یہاں ہیں۔ بھائی جیکسن ان میں سے ایک ہے، دوسرے بھائی پرنیل تھے، بہن کولنز ان میں سے اگلی ہے، اور بہن سٹیفی ان میں سے اگلی ہے، بھائی روبرٹسن ان میں سے اگلے ہیں، اور بھائی بیلر ان میں سے اگلے ہیں۔ آسمانی باپ جانتا ہے ان سے بڑھ کر اور ایک بھی وہاں نہیں تھا۔ اور اس کے آخر میں ساتواں والا جو کہ بہن سٹیفی تھی، فوراً رویا ٹوٹ جاتی ہے۔ آپ سمجھے؟ آپ نے دیکھا میں کیوں جا رہا ہوں؟ آپ نے دیکھا مجھے کیوں جانا ہے؟ مجھے یہی کرنا ہے۔ اور دوستو، مجھے مت دیکھو، میں تو آپ کا بھائی ہوں، مجھ پر نگاہیں نہ لگاؤ، میں تو فقط فانی ہوں، مجھے بھی سبھی کی طرح مرنا ہے۔ مجھے مت سنے، وہ سنے جو میں نے کہا ہے۔ میں نے جو کہا وہ پیغام ہے۔ پیغمبر پر نگاہیں نہ لگائیں، پیغام پر لگائیں۔ اپنی نگاہیں پیغمبر پر نہیں بلکہ پیغام پر لگائیں۔ اس نے جو کہا ہے اس پر غور کرے۔ اور میری دعا ہے کہ خدا ہماری مدد کرے۔ مجھے پسند نہیں، میں یہاں آ کر آپ کو بتانا نہیں چاہتا تھا، مگر میں آپ سے کوئی چیز چھپانا بھی نہیں چاہتا۔ اب جتنا میں جانتا ہوں میں آپ کو بتا دوں۔ جہاں تک میں جانتا ہوں، میں اگلے دو یا تین دنوں میں جا رہا ہوں، بدھ کی صبح کو ٹیوسان کے لیے۔ میں ٹیوسان میں منادی کے لیے نہیں جا رہا ہوں۔ میں ٹیوسان میں منادی کے لیے نہیں جا رہا۔ میں ٹیوسان میں اپنے خاندان کے سکول کے لیے جا رہا ہوں، اور اس کے بعد پھر میں گھومنے والا بن جاؤں گا۔ میں فینکس میں کچھ عبادات کروانے جا رہا ہوں، جو غالباً چھوٹے چھوٹے پیغامات کے چوگرد ہوں گی۔ اور پھر ہو سکتا ہے کہ میں نہیں، میرا خیال ہے کہ وہ ایک رات کی کنونشن میں مجھے منادی کرنے دیں گے۔ انہوں نے اس کے بارے میں کچھ نہیں کہا، انہوں نے فقط یہ کہا ہے کہ میں وہاں آ جاؤں۔ دیکھیں، یہ مجھے بہت اچھا نہیں لگ رہا، اور میرے پاس خداوند جو فرماتا والا کلام ہے، بھائی شکیرین کو پتا ہے۔ میں نہیں جانتا وہ اس بارے میں کیا کرے گا، مگر اس کو بتانے کے لیے میرے پاس کلام ہے۔ میں نہیں جانتا وہ کیا کرے گا، یہ اس پر منحصر ہے۔ کیا آپ نے آخری آواز پر دھیان دیا؟ یہ تنظیم جیسی نہیں ہے، مگر انہوں نے اپنے عقیدے کا اعلان کر دیا ہے۔ ایک تنظیم، تو پھر میں اس سے ہٹ جاؤں گا، میں اس سے باہر ہو جاؤں گا۔ اب ایسا لگتا ہے بھائی آرگن برائٹ اور بھائی رول، جو کہ ایک ساتھ صدور کے تحت واشنگٹن کے سفارتکار ہے، انہیں افریقہ میں ہونا ہے، اور بھائی رول اور میں اور بھائی آرگن برائٹ سیدھا افریقہ میں کسی عبادت کے لیے جا رہے ہیں، اور ساؤتھ افریقہ ٹانگانیکا میں بھائی بوئز کے ساتھ ہوں گے، اور وہاں سے ہوتے ہوئے غالباً آسٹریلیا سے ہوتے ہوئے اسی راستے سے واپس آئیں گے، اگر خداوند اس سے کچھ مختلف نہ کرے۔ مگر جانے سے پہلے میں واپس ضرور آؤں گا، اور پھر جب میں وہاں سے واپس یہاں آ جاؤں، اور اگر خدا نے مجھ سے کسی اور طرح کی بات نہ کی، تو میں اپنا خاندان لے کر اینکریج الاسکا میں چلا جاؤں گا۔ یہ جنوب مغرب میں ہے اور شمال مغرب میں ہوگا، اور پھر انہیں گرمیوں میں وہیں رہنے دوں گا، جبکہ ٹیوسان اتنا گرم ہے کہ آپ کے اوپر والی چیز جس نے سایہ کیا ہوا ہوتا ہے وہ بھی جل جاتی ہے۔ میرا نہیں خیال کہ وہ اسے برداشت کر سکیں گے۔ ان کا دل اداس ہو جائے گا، اور گھر والے بہت یاد کریں گے، ہم اس جگہ کو کلام کے لیے فروخت نہیں کر رہے، وہ گھر کے سامان کے ساتھ وہیں رہے گا۔ میں نہیں جانتا کیا کرنا ہے۔ پھر جب گرمی ختم ہو جائے گی، اگر خدا کی مرضی ہوئی، تو میں الاسکا چھوڑنا پسند کروں گا، اور وسطی مغربی میں ڈینور میں آؤں گا، جنوب مغرب، شمال مغرب اور وسطی مغرب میں چلا جاؤں گا۔ او خداوند، آپ مجھ سے کیا کروانا چاہتے ہیں؟ اسی وقت میں چلتے، جہاں تک میں جانتا ہوں، ہر ایک پیغام جس کی منادی کی جاتی ہے وہ یہیں اسی ٹیبرنیکل میں ہوگا، یہی سے ٹیپ ہوگا، یہی وہ ہیڈ کوارٹر ہے، اور میں اپنے گھرانے کے ساتھ مغرب میں نہیں رہنا چاہتا۔ میں تب تک تلاش کروں گا جب تک میں یہ نہ پالوں کہ خدا مجھ سے کیا چاہتا ہے۔ اگر اس سال میں یہ نہ ہو سکا تو پھر اگلے سال بغیر پانی اور کھانے کے میں ریگستان میں چلا جاؤں گا اور تب تک انتظار کروں گا جب تک وہ مجھے بلاتا نہیں۔ میں اس طرح سے نہیں چل سکتا۔ آپ کو شکستہ دل ہونا ہی ہے، آپ کو ایسے مقام پر پہنچنا ہی ہے جہاں آپ یہ جاننا چاہتے ہوں کہ خدا کی مرضی کیا ہے، اور اگر آپ اس کی مرضی نہیں جانتے تو کیسے اس کی مرضی پوری کریں گے؟ کیونکہ اس رویا کے پس منظر کو میں تلاش کر رہا ہوں کہ آپ نے کیا کیا ہے، سمجھے؟ ایک مشنری اور خوشخبری سنانے والے کی طرح پھرتا رہوں گا جب تک وہ بلاحٹ نہ آئے۔ پہلے والے کو یاد کرے جب ہم نے کونے کا پتھر رکھا تھا، ایک مبشر کا کام کر، اس نے کہا تھا، کیا نہیں کہا تھا تو ایک مبشر ہے؟ مگر ایک کام کر، ہو سکتا ہے کہ جب تک کسی اور چیز کا وقت نہ آئے، یعنی خدمت کی تبدیلی کا، ہو سکتا ہے کچھ مختلف ہو، میں نہیں جانتا۔ کیا آپ اس سے محبت کرتے ہیں؟ اس کے لیے پر یقین رہے، اس کے لیے پر یقین رہے۔ وہ جو خداون سے محبت کرتے ہیں، وہ جو خداون کا انتظار کرتے ہیں، وہ نئی قوت پائیں گے، وہ ایک عقاب کی طرح پہاڑ پر اڑ جائیں گے، وہ دوڑیں گے اور تھکیں گے نہیں، چلیں گے مگر تھکیں گے نہیں۔ او خداون مجھے سکھا، خداون مجھے سکھا کہ تیرا انتظار کروں۔ میں اس سے محبت کرتا ہوں، میں جانتا ہوں آپ بھی کرتے ہیں۔ اب کل رات میرا خیال ہے میں نے اسے بہت صاف کر دیا ہے۔ کیا کر دیا ہے؟ جتنا بھی میں جانتا ہوں وہ میں نے کہہ دیا ہے، اور اگر یہ کسی بات کے لیے مجھ پر ظاہر کیا گیا ہے تو میں آپ کو جلد بتا دوں گا۔ میں جانتا ہوں کہ آپ دلچسپی رکھتے ہیں کہ اسے جانیں، میں بھی جاننے میں دلچسپی رکھتا ہوں۔ میں نہیں جانتا کہ اس کا کیا مطلب ہے، میں نہیں جانتا کہ میں کہاں جا رہا ہوں، میں نہیں جانتا کیا ہونے جا رہا ہے۔ میں تو بس ایک بات جانتا ہوں کہ میں خدا کے فضل سے چل رہا ہوں۔ ہو سکتا ہے کہ پھر وہ مجھے بتائے جب میں وہاں پہنچوں گا، مگر اب میرا کام یہ ہے کہ میں جاؤں، اور ہو سکتا ہے میں وہاں 2 ہفتے نہ رہوں، شاید کہیں اور چلا جاؤں، اور ہو سکتا ہے واپس آ جاؤں۔ یہ سچ ہے، میں نہیں جانتا۔ مگر میں اس رویا میں میری بیوی اور میرے بچے تھے، اور خاص بات تھی کہ میری گاڑی ڈکی ہوئی تھی، اور جس لمحے میں اس میں گیا وہاں گیا تو میں اپنی گاڑی میں تھا، اور اس طرح 2 دن کے لیے ہم وہاں گئے، نہ جانتے ہوئے کہ ہم کہاں جا رہے ہیں، یہ نہ جانتے ہوئے کہ کیا کرنے جا رہے ہیں۔ جب ہم وہاں پہنچے تو فقط ہم جا رہے تھے۔ خدا ہمارے لیے اجنبی ہے کیونکہ اس کے راستے کو تلاش کر رہے ہیں، وہ فرما برداری چاہتا ہے۔ آپ کہاں جا رہے ہیں؟ یہ آپ کا کام نہیں، بس چلتے جائیں۔ خداوند آپ کیا چاہتے ہیں کہ میں کروں؟ اس سے آپ کا کوئی مطلب نہیں، آپ اس کی پیروی کریں، بس چلتے جائیں۔ میں کہاں رکوں گا؟ آپ کیا ہیں؟ بس چلتے رہے۔ اس لیے میں یہاں یسوع مسیح کے نام میں جاتا ہوں، آمین۔ میں اس سے پیار کرتا ہوں، میں اس سے پیار کرتا ہوں، کیونکہ پہلے اس نے مجھ سے پیار کیا۔ اور میری نجات کلوری کی سولی پر خریدی۔ میں وہ میری زندگی ہے، میں جو کچھ میرے پاس ہے اس کے لیے ہے۔ کیونکہ پہلے اس نے مجھ سے پیار کیا، اور میری نجات کلوری کی سولی پر خریدی۔ صاحبو، کیا یہی وقت ہے؟ اور جبکہ ہم اسے پھر سے گا رہے ہیں تو جو آپ کے ساتھ ہے اسے ہاتھ ملائے اور کہے، بھائی بہنوں میرے لیے دعا کریں، میں آپ کے لیے دعا کروں گا۔ بھائی نیول میرے لیے دعا کرنا، یقیناً سنجیدگی سے۔ بھائی میرے لیے دعا کرنا، بہن میرے لیے دعا کرنا، میرے لیے ایک دعا کرنا، اور میری دعا کرے، میرے لیے دعا کرے، میرے لیے دعا کرے، میرے لیے دعا کرے، میرے لیے دعا کرے کلوری کی سولی پر، کیونکہ میں آئے اپنے ہاتھوں کو اس کے لیے اٹھائے۔ میں پیار کرتا ہوں، حقیقی محبت، کیونکہ پہلے اس نے مجھ سے پیار کیا۔ اور میری نجات کلوری کی سولی پر خریدی۔ جی ہاں، میں اس سے پیار کرتا ہوں اپنے پورے دل سے۔ آپ بھائی نیول کی رہنمائی میں چلیں، میں واپس آ جاؤں گا، عبادت کے وقت کا اعلان کر دیں۔ اور میری نجات کلوری کی سولی پر خریدی۔